मेरो छोटो परिचय, म चाहिँ मोहन मूर्ति पन्त, अहिले खप इन्जिनियरिङ कलेजमा अध्यापन गर्दैछु। त्यहाँ एउटा पोस्ट ग्रेजुएट डिपार्टमेन्ट अफ अर्बन डिजाइन एन्ड कन्जर्भेसन भन्ने छ, म त्यहीको त्यसको कार्यक्रमको संयोजन गर्छु। र आज सोसल साइन्स बाहाले यो कल्चर ओपन स्पेससँग सम्बन्धित कुराहरूको कार्यक्रम गर्न लागेर मसँग टेलिफोनमा सम्पर्क गर्नुभयो मनुश्रीजीले। अब हाम्रो अर्बन डिजाइन कन्जर्भेसन अथवा भनौँ म चाहिँ टाउन प्लानिङ आर्किटेक्चरमा काम गर्ने मान्छेको लागि ओपन स्पेस भनेपछि सबैभन्दा महत्त्वपूर्ण कुरो, सबैभन्दा कोर कुरो हो भन्ने लाग्छ। र हाम्रो अध्यापनको एउटा केन्द्रबिन्दु नै यही नै हो। त्यसकारण यस्ता कार्यक्रमहरू हामीहरूको कलेजबाट अथवा हामीहरूको पाठ्यक्रमबाट चाहिँ गइराख्नुपर्ने चिज हो। अब हामीले चाहिँ नि अब फर्मल होइन प्राज्ञ कार्यक्रममा चाहिँ यी कुराहरू हामीले अध्यापन गर्छौँ, अध्ययन गर्छौँ। तर यहाँहरूले सार्वजनिक रूपमा यस्ता किसिमका फोरमहरू सञ्चालन गरेर जुन एउटा यसले व्यापक रूपमा लिएर आउन कोसिस गरिराख्नु भएको छ, त्यो सुन्दाखेरि साह्रै खुसी लाग्यो। र मसँग भएका अथवा हामीसँग भएका साधारण ज्ञानहरू के छन् भन्ने कुराहरू यहाँहरूसँग चाहिँ अब सेयर गरौँ भन्ने लागेको हुनाले मैले पनि सहर्ष स्वीकार गरेँ। त्यसकारण अब हामी अब विषयवस्तुमै जाउँ, कल्चर एन्ड ओपन स्पेस भनेर मलाई जुन दिनुभएको छ। अब यहाँ अगाडि जुन फोटो राखेको छ त्यो चाहिँ यहाँहरूलाई राम्रैसँग परिचय भएकै ठाउँ होला, यो पाटनको हो है। तर यसको पर्सपेक्टिभ चाहिँ धेरै जसो हामीहरूले देख्ने भन्दा अलिकति बेग्लै छ, तर सबैलाई राम्रैसँग थाहा भएको ठाउँ है। यो एउटा ओपन स्पेस हो अनि यस्तै किसिमका र अरू विविध प्रकारका खुला क्षेत्रहरू हामीहरूको शहरी बसोबास क्षेत्रमा अथवा त्यसका वरिपरि हामी विभिन्न किसिमले पाउँछौँ। अब यहाँ हामीले छलफल गर्दै जाँदाखेरि अथवा अलिकति विस्तृत भएर गयौँ भनेदेखि कल्चर भने के हो, ओपन स्पेस भने के हो भनेर भन्नै पर्ने स्थिति पनि आउला है। म अब संस्कृतिकै विशेषज्ञ होइन, तर साधारण विद्यार्थीको हैसियतले मैले चाहिँ कल्चरलाई अब यहाँ यस प्रसङ्गमा चाहिँ यसरी राख्न चाहेको छु है। हामीहरूका हरेक क्रियाकलापहरू समय सापेक्ष रूपमा जे हामी क्रियाकलापहरू गर्छौँ त्यसलाई म अहिले संस्कृतिको रूपमा लिन्छु। यहाँ ती क्रियाकलापहरू धार्मिक हुन सक्छन्, धार्मिक आस्थासँग सम्बन्धित हुन सक्छन् अनि हामीहरूले गर्ने काम उत्पादनका कुराहरूसँग सम्बन्धित हुन सक्छन् अनि सामाजिक सम्बन्धहरू हुन सक्छन्, भेटघाटका कुराहरू हुन सक्छन्, छलफलका कुराहरू हुन्छन्, त्यस्ता ठाउँहरू हुन सक्छन् होइन, अनि पारिवारिक संरचनाबाट पनि ती चिजहरू अभिव्यक्त हुन सक्छ। यस्तै कुराहरूलाई अहिले हामी संस्कृतिको रूपमा बुझ्छौँ। अब त्यसपछि ओपन स्पेस भनेर भन्दाखेरि अब यहाँ चाहिँ यसलाई चाहिँ अलिकति हामीले फेरि अलिकति प्राविधिक परिभाषातिर पनि जानुपर्ने हुन्छ होइन, किनभने खुला क्षेत्र भन्दाखेरि त्यो अब खुला भयो एउटा ठाउँ क्षेत्र भयो एकैछिन अब हामीले ओपन स्पेस भन्दाखेरि नबनेको होइन नबनेको ठाउँ खुला ठाउँ त्यस किसिमले हामीले साधारणत सरल तरिकाले त्यसरी बुझ्न सक्छौँ। खुला ठाउँ भन्दाखेरि के हुन्छ, घर घर बीचको भाग, बाटा सडकहरू हुन सक्छन् अथवा खेल मैदानहरू हुनसक्छ अथवा कुनै अब संस्थानहरूको आफ्ना संस्थानभित्र भएका खुला भागहरू हुन सक्छन्, ती सबै खुला क्षेत्रहरू हुन्। तर हामीले यहाँ अहिले छलफल गर्न लागेको विषय चाहिँ मैले यसरी बुझेँ, अहिले मैले यसरी लिएको छु, यसमा अलिकति हामी यो यहाँ गएर अलिकति हेरौँ है। यो खुला क्षेत्र कस्तो हो भनेर भन्दाखेरि यो व्यक्तिगत होइन र कुनै संस्थाको पनि होइन, जसमा संस्थाको अधिकार हुन्छ समुदाय अथवा सार्वजनिक अधिकार हुँदैन। त्यसकारण त्यो अहिलेको हाम्रो अहिलेको छलफलमा मैले त्यसलाई चाहिँ ओपन स्पेसमा राखेको छु, खुला क्षेत्रको परिभाषा राखेको छु। व्यक्तिगत त्यो हुँदै हुँदैन है र त्यो संस्थाको पनि हुँदैन त्यो समुदायको हुन्छ र सार्वजनिक स्वामित्वमा हुन्छ समुदायको स्वामित्वमा सार्वजनिक स्वामित्वमा हुन्छ एक दोस्रो चाहिँ त्यहाँ निर्वाध रूपमा आवत जावत गर्न सकिन्छ निर्वाध रूपमा हुनुपर्छ त्यस प्रवेश हुन सक्नुपर्छ होइन त्यो दोस्रो अनि तेस्रो यो चाहिँ त्यसको एकदमै परिभा साङ्गुरियाको परिभाषा त होइन तर त्यो बसोबासको क्षेत्रहरूबाट नजिक हुनुपर्छ त्यो नजिकको अर्थ चाहिँ त्यसमा एक्सेसिबिलिटी हुन्छ भन्नुभयो त्यहाँ टाढा भयो भनेदेखि भनेको समयमा हुँदैन त्यसको लागि विशेष योजना गर्नुपर्छ विशेष समय निर्धारण गर्नुपर्छ त्यसकारण त्यस्तो किसिमको ठाउँलाई अहिले हामीले खुला क्षेत्रमा राखेका छैनौँ जुन छन् होइन ती प्रयोग पनि हुन्छन् जस्तै पिकनिक स्पट होला अथवा रेसोर्ट गर्ने कुनै ठाउँ होला रिभर साइड पनि हुनसक्छ जंगल पनि हुन्छ जे पनि हुनसक्छ तर ती ठाउँहरू होइन बसोबास क्षेत्रबाट नजिक अनि चौथो बुँदामा हामीले चाहिँ त्यसको प्रयोगजन्य कुराहरू चाहिँ त्यसमा विविध हुनुपर्छ विविधता हुनुपर्छ त्यसमा निश्चित रूपमा यसको लागि भनेर निर्धारण गरिएको हुँदैन है र त्यसमा चाहिने कुनै पनि संस्थाको अथवा कसैको औपचारिक नियन्त्रण हुँदैन औपचारिक नियन्त्रण हुँदैन र त्यस्तै त्यहाँभित्र गर्ने क्रियाकलापहरू पनि सापेक्षिक रूपमा अब स्वतन्त्र खालको हुन्छ त्यहाँ यो गर्न पाइन्छ अथवा त्यो गर्न पाइँदैन भन्ने कुराहरू हुँदैन है यस्ता ठाउँहरूलाई अहिले हामीले खुला क्षेत्रको रूपमा आजको छलफल अहिलेको छलफलमा चाहिँ खुला क्षेत्रको रूपमा लिएर छौँ है त्यस कारण यी चारवटा बुँदाहरूले त्यो खुला क्षेत्र कस्तो हो त्यसको प्रयोग कस्तो हुन्छ भन्ने कुराहरूलाई जनाउँछ अब यसको अर्को आयाम हेरौँ अहिलेको हामीले परिभाषा र केही चरित्रको कुरा गर्यौँ हो अहिले हाम्रो छलफलको लागि अनि अर्को चाहिँ त्यसमा मान्यताहरू के छ जसमा सांस्कृतिक मान्यताको कुरो होला अथवा मानवीय मूल्यका कुराहरू पनि होलान् अथवा आवश्यकताबाट जन्मिएका कुराहरू पनि होलान् अब यहाँ एउटा नागरिक समाजको अथवा एउटा सहरी जीवनको एउटा निशाना हो भनेर चाहिँ हामीले यसलाई लिन सक्छौँ त्यो अलि पछि हामी ती कुराहरू देख्छौँ है मूर्त रूपमा हामी त्यसलाई चाहिँ स्लाइडको उसबाट हामी देखाउँछौँ त्यसकारण यदि सभ्यताको कुरा गर्छौँ र त्यसमा हामी नागरिक सभ्यताको कुरा गर्छौँ अथवा सहरको कुरा गर्छौँ भनेदेखि त्यो अचूक निशाना हो त्यो सभ्यताको त्यहाँ कस्तो किसिमका खुला क्षेत्रहरू छन् त्यहाँ कस्ता क्रियाकलापहरू हुन्छन् भन्ने कुराले त्यो समाज त्यो सभ्यता कुन चरणमा छ कहाँ गइरहेछ भन्ने कुरो देखाउँछ भन्ने कुरो भन्न खोजे अनि त्यसपछि अलिकति जोडिएकै होला त्यो सामाजिकता सामुदायिक भावनाको द्योतक दोस्रो कुरो तेस्रो चाहिँ त्यसले व्यक्तिगत स्वार्थ होइन अथवा व्यक्तिगत स्वार्थभन्दा पनि सामुदायिक र सामूहिक स्वार्थको प्राधान्यता देखाउँछ त्यसले भने अब ती चिज खुला क्षेत्र हुनु भनेको मान्छेले त्यसरी बुझ्छ अथवा बुझ्नुपर्छ अथवा त्यसको मर्म त्यही नै छ अनि अर्को चौथो एउटा कुरो यहाँ जाने सौन्दर्यको कुरो छ एउटा सहर कति राम्रो छ भनेर भन्नको लागि सायद त्यही खुला क्षेत्र वरिपरि खुला क्षेत्रभित्र के छ खुला क्षेत्र वरिपरि के छ अथवा खुला क्षेत्रको सिमाना कस्तो छ त्यो चिजले त्यो सहरको सौन्दर्य देखाउँछ त्यसकारण खुला क्षेत्रको जुन एउटा हामीले बुझ्ने त्यसका मूल्य मान्यता जे छन् ती चिजहरू अहिले हामीले यसरी चार प्रकारबाट राखिरहेका छौँ यो हामीले परिभाषा र हामीले त्यसलाई अब कसरी ल्याएको छौँ भन्नेबाट हामी अब स्ट्रक्चर इन सेटलमेन्ट भनेर हामीले यहाँ लेखेका छौँ अथवा एउटा बस्तीको संरचनामा एउटा सहरको संरचनामा खुला क्षेत्र कसरी बसेको हुन्छ त्यो संगठनमा त्यो त त्यो भित्र छ होइन त्यो कसरी छ खुला क्षेत्र भन्ने कसरी संरचना हुनुपर्छ भन्ने कुरोहरू यहाँबाट आउँछ यसमा पनि चार कुरा हामीले राखेका छौँ तहगत संरचना के गरौँ अलिकति पर्खिनुपर्छ कि होइन स्लाइड अगाडि नआए पनि है अहिले स्पिकर अन छ नि अरे
यसो गरौँ न त भाइ
त्यो
अब यसो गर्छु
निकाल्नु
के गरौँ भने अब
यसो गर्छ
होइन यसो गरौँ अब बत्ती त आइहाल्छ यो होटल राम्रो होटल हो स्लाइडले एकछिन बत्ती पर्नु र त्यो बिचमा हामीले के गरौँ भने परिचय गर्नुहोस् अलिकति परिचय भयो भने चाहिँ राम्रो परिचय नभए जस्तो लाग्छ यहाँ आपसमा
छोटो परिचय तर यतापट्टिबाट
आफ्नो नाम र एकदम छोटो आफ्नो नाम र प्रतिनिधित्व गर्ने संस्थाहरूको नाम भन्ने आफ्नो तर्फमा परिचय गर्नु यहाँ सुरु गर्नु त छोटो
नगरपालिकाको सूत्रमा काम गर्छु र नेपाल टेलिभिजनबाट हाम्रो काठमाडौँ नेपालमा लगेको प्रोग्राम गरेको छ त्यसको चाहिँ प्रोग्राम गर्नु नमस्कार
म शोभा आनन्द म नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित आँखी जाल कार्यक्रममा फिडेरी गर्छु
नमस्ते म विनोद नाथ श्रेष्ठ हाम्रो काठमाडौँ
नमस्ते म दुर्गा कार्की रेडियो सगरमाथा
नमस्कार नमस्ते म प्रमिला आनन्द रेडियो सगरमाथाबाट
नमस्ते म मन्जु पाठक कालीपुर टिभीबाट
नमस्ते म रमेश म चाहिँ आइमएफसँग अलिअलि सानो छ
नमस्ते म सूर्य भक्त साङ्गा चाहिँ प्रविधि राष्ट्रिय समाजले काम गर्छु
नमस्ते नमस्ते रत्न श्रेष्ठ राष्ट्रिय समाचार
म टिकाराम राई म नेपाल वातावरण पत्रकारको चाहिँ एक्जिक्युटिभ डाइरेक्टर हो अहिले चाहिँ मन्त्रीजीहरूले यसो यहाँ प्रेजेन्टेटर गरिदिनु पर्यो भनेर आएको सुरु
त्यसलाई के अन गर्नुपर्छ त यो जरुरी छैन यो
भयो भने राम्रो
अहिले ठिक छ स्पिकर न यो नभए
अहिले ठिक छ
अलिक टाढाबाट बोल्दाखेरि ठिक हुन्छ है अब अघि जुन हामीले तहगत संरचना भनेका थियौँ है अब त्यो पछि हामी स्लाइडबाट यसलाई अलिकति केही विस्तृत रूपमा हामी बताउँछौँ सुनि कस्तो छ आवाज प्रष्ट छ अनि त्यसपछि दोस्रो बस्ती संरचनाभित्र त्यो कसरी वितरण भइरहेको छ ठुला साना खुला क्षेत्रहरू हुन्छन् विभिन्न किसिमका खुला क्षेत्रहरू हुन्छन् त्यो सबै एकै ठाउँमा एकत्रित भएका कुराहरू हो अथवा विभिन्न किसिमले विभिन्न ठाउँमा छरिएर बसिया छ है त्यसले चाहिँ त्यो ठाउँ पुग्नलाई कति सहज छ प्रयोग गर्नलाई कति सहज छ कस्ता मान्छेले प्रयोग गर्ने हो केटाकेटीदेखि बुढापाकासम्म र समयको उसमा पनि बिहानदेखि बेलुकासम्म प्रयोग गर्नको लागि असर गर्छ त्यस कारणले त्यसको वितरण कस्तो छ भन्ने कुरो चाहिँ महत्त्वपूर्ण हुन्छ र अघि पनि हामीले कुरा गरेका थियौँ र त्यसमा चाहिँ आवाज जावत गर्ने दूरी एक्सेसिबिलिटी कति सजिलो छ दूरीको कुरा मात्रै होइन त्यसको त्यहाँ जाने बाटोको कस्तो किसिमको ढाँचा हुन्छ कसरी छ भन्ने कुराहरू हुन्छ है यसरी दुईवटा कुराहरू आएछन् भनेदेखि अनि अर्को त्यसको यहाँ हामीले फर्मल र इन्फर्मल अर्डर भनेका छौँ है त्यसको संरचना चाहिँ औपचारिक छ कि अथवा अनौपचारिक छ यो यसरी मैले भन्दाखेरि यहाँहरूलाई बुझ्न गाह्रो भएको होला होइन औपचारिक भनेको निश्चित समयमा खुल्ने अथवा गेटमा कोही हुने अथवा कुनै समयमा सूचना आउने त्यहाँ जाँदाखेरि यो कार्यक्रम गर्छु भनेर जाने होइन त्यस्ता कुराहरू र त्यो भित्रपट्टि राखेका चिजहरू पनि त्यस्तै किसिमले बनाएको छ बस्ने ठाउँ निश्चित है त्यस्तो किसिमकोलाई हामी औपचारिक भन्छौँ अनौपचारिक भनेपछि त्यहाँ त्यस्तो केही पनि चिज हुन्छ तपाईँ जान मन लागेको छ गइहाल्नुहोस् फर्किनु मन लाग फर्किनुहोस् त्यहाँ कुनै छैन कसैले सोध्नु पनि छैन कसैले पर्खिनु पनि पर्दैन र त्यहाँ गएर के गर्ने भन्ने कुरो पनि खासै छैन, त्यस्तो चिजलाई हामी आउनु खोजेको छौँ है। त्यसो भएर खुला क्षेत्रहरूको संरचनामा समय चाहिने अब 11:50 भनेर गर्नुभएको छ, मलाई जहाँसम्म लाग्छ त्यति पर्याप्तै हुन्छ। अहिले
10:50
भनेपछि 10 मिनट बाँकी छ होइन, समय त धेरै छोटो छ है। मलाई 45 मिनट तपाईँहरूले दिनुभएको थियो, अहिले करिब करिब 15 मिनट जति गयो होला, के गर्नुहुन्छ? अब यसलाई म छोट्याउने नै प्रयास गर्छु है। यो अब सबैलाई धेरै कुरा थाहा पनि भइसकेको छ होइन, चौथो चाहिँ हामीले त्यहाँ भएका खुला क्षेत्रहरूलाई ल्यान्डमार्क्स है, स्मारकहरू, स्मारकमा स्मारक भन्दाखेरि कसैको स्मृति मात्र नभइकन त्यो ठाउँका विभिन्न क्रियाकलापहरूलाई सम्झाउन सक्ने कुनै किसिमको बनेको चिज यस्तो मान्छेले सम्झिने होइन, यो ठाउँमा यस्तो ठुलो ढुङ्गो छ अथवा एउटा ठुलो पिपलको रुख छ नै किन नहोस् होइन, त्यस्तै किसिमका स्मारकहरू चिजहरू भएको ठाउँहरू संरचनाले चाहिँ त्यहाँलाई स्ट्रक्चर बनाउनु त्यो बस्तीको संरचनामा केही आकार दिन मद्दत गर्छ। अनि पछाडि हामी के राख्छौँ भनेदेखि यसरी खुला क्षेत्र चाहिँ एउटा सार्वजनिक सम्पत्ति हो, समुदायको सम्पत्ति हो भन्ने कुरोलाई हामीले कसरी चिन्ने त्यो देशको सभ्यताको लक्षणमा अथवा एउटा सहरको सभ्यताको लक्षणलाई हामीले कसरी मापन गर्ने भन्ने कुराहरू पनि हामीले गर्न सक्छौँ र यहाँ चाहिँ केही चिजहरू हामीले सजेस्ट गरेका छौँ, ती परिसूचकहरू त्यसमा चाहिँ व्यक्तिगत हाम्रो जुन घरघडेरी छ त्यो र सामुदायिक जुन अहिलेको खुला क्षेत्र भनेका थियौँ त्यसको अनुपात के छ होइन, त्यो हामीले निकाल्न सक्छौँ। अनि त्यसपछि हामीले हाम्रो घर र घरसँग सम्बन्धित संरचना बनाउँदाखेरि र सामुदायिक चिजको संरचना निर्माण गर्दाखेरि खुला क्षेत्र मात्रै भएन, खुला क्षेत्रमा केही चिज भइरहेको हुन्छ, त्यो दुईवटाको अनुपात के छ, पैसाको अनुपात कति खर्च भएको छ होइन, एउटा जग्गाको अनुपात, एउटा त्यसमा हामीले राखेको खर्चको अनुपात, अनि त्यसपछि त्यसको प्रयोगको घनत्व कस्तो छ खुला क्षेत्र, त्यो घनत्व कसरी नाप्ने त्यो प्राविधिक विषय हुनसक्छ तर कुनै उपाय हुनसक्छ, धेरै प्रयोग भएको छ, थोरै प्रयोग भएको छ, कस्ता मान्छेले प्रयोग गरेका छन् होइन, कुन कुन समयमा प्रयोग गरेका छन्, ती चिजहरू विभिन्न किसिमले हामीले नाप्न सकौँला, त्यसले त्यसको उपाध्ययता त्यो समाजमा कति छ भन्ने देखाउँछ र त्यो समाजको सभ्यताको अथवा त्यहाँको क्रियाकलापहरूको लक्षण देखाउँछ होइन, र खुला क्षेत्रको महत्व त्यसपछि देखिन्छ, भएर मात्रै भएन प्रयोग कसरी गरिरहेको छ कति गरिरहेको छ भन्नेबाट पनि हामी देख्न सक्छौँ यसको महत्व। त्यसकारण यस्तै अरू पनि हुनसक्छ र केही हामीले परिसूचक निर्माण गर्यौँ भने हामीले कुन सहर कसरी अगाडि बढिरहेको छ भनेर अलिकति मूर्त रूपमा हामी हुन सक्छौँ। यो मात्रात्मक परिसूचक हुन्, गुणात्मक चाहिँ अझै होइन होइन, गुणात्मक भनेको त तपाईँले त्यहाँ नक्सा नै हेर्नुपर्छ अथवा तपाईँ नै जानुपर्छ अनि मात्र त हामीले महसुस हुन्छ होइन, सङ्ख्याले मात्रै सबै कुरो त हुँदैन। अब म तपाईँहरूलाई समय त छोटो छ त्यसकारण म एकै दौडिन्छु होइन, थिमीको एउटा उदाहरण दिएर तहगत संरचना हाम्रा परम्परागत बस्तीहरूमा तहगत संरचना कस्ता थिए भन्ने कुरो चाहिँ म यहाँहरूलाई भन्छु। परम्परागत बस्तीमा काठमाडौँका परम्परागत सहर बस्तीमा हामीले एउटा बस्तीभित्र चार किसिमका स्ट्रक्चर है संगठनहरू हामी पाउँछौँ, त्यसलाई चाहिँ हामी सामाजिक संगठनको दृष्टिकोणबाट बनाएको छौँ, त्यसको चाहिँ भूभौगोलिक बनोटको हिसाबबाट भन्दा पनि पहिला त्यहाँबाट जान्छौँ। यतापट्टि हेर्नु हो भने त्यसलाई हामीले खलक होइन नेवारीमा खलक भन्छ, क्लान कम्युनिटी। त्यसपछि यो थिममा अध्ययन गरे उहाँ अब यहाँ थिमकै हुनुहुन्छ है, केही फरक पऱ्यो भने तपाईँले सचाउनु भयो हुन्छ। अनि त्यसपछि देवाली समुदाय छ, अनि त्यसपछि यहाँ हामीले एउटा शब्द प्रयोग गरेका छौँ, यो चाहिँ मानव शास्त्रमा चाहिँ यो प्रयोग भएको छ म्याक्सिमल कम्युनिटी भनेर। त्यसमा चाहिँ थुप्रै देवाली कम्युनिटीहरू र समकक्ष ठान्ने परम्परागत मान्यतामा समकक्ष ठान्ने त्यस्ता मान्छेहरूलाई हामीले म्याक्सिमल कम्युनिटी भनेको छ। अनि त्यसरी बन्दै गएपछि अनि टाउन कम्युनिटी हुन्छ है। यो सामाजिक संगठनबाट मैले यहाँ भनेको छु तपाईँहरूलाई, यसको अरू विस्तृत कुराहरू त पछि हामी गरौँला। र त्यसको चाहिँ नै भूभौगोलिक स्पेसमा आएर कसरी त्यसको चाहिँ परिवर्तन भएको छ त्यो चिज भनेर भन्दाखेरि, अघिको क्लान कम्युनिटी जुन खलतहरूले बनेको छ त्यो चाहिँ ननी हुन्छ, त्यो एउटा ननीमा। आजकल त धेरै मिश्रित भइसकेको छ, तर पहिलाको चिजलाई हामीले केलाएर हेऱ्यौँ भने हामी त्यो देख्छौँ है, ननी हुन्छ, अनि त्यसपछि टोल हुन्छ, अनि टोलबाट हामीले यहाँ मण्डलिका भनेर राखेको छ। यो मण्डलिका भन्ने शब्द चाहिँ हाम्रो बस्ती संरचनामा धेरै मान्छेहरूलाई त्यति थाहा नभएको हुनसक्छ, तर देवी क्षेत्र भनेर हामी विभिन्न ठाउँमा मान्छेहरू प्रयोग गरेका चाहिँ पाउँछौँ। अहिले मण्डलिका भनेको एक अर्थमा त्यो देवी क्षेत्र पनि हो। र त्यो देवी क्षेत्र कुन हो भनेर भन्दाखेरि, अब तपाईँहरूलाई अब कति थाहा छ मलाई थाहा भएन, र एउटा उसबाट भन्दाखेरि हाम्रो जस्ता मातृकाहरूले संरक्षण गरेको भनेर भनिन्छ नि होइन, अष्टमातृका अथवा सबैसँग अष्टमातृका नभए एउटा मात्रै पनि हुनसक्छ सानो बस्तीहरूमा, त्यसरी मातृकाहरूको छ भनेदेखि त्यो बस्ती जाने यो मातृका यो मातृकाको यो मातृकाको भन्ने हुन्छ होइन। त्यस कारण त्यहाँ मातृकाको मन्दिर हुन्छ र त्यो बेलाको चाडबाडहरू हुन्छन् होइन, त्यस कारणले मातृका क्षेत्र भनेर हामीले त्यहाँ राख्न सक्छौँ। अगाडिको दुईटा चाहिँ स्पष्ट रूपमा भौगोलिक बनोट देखिन्छ भनेदेखि यो मातृका क्षेत्र चाहिँ बढी सामाजिक ऐतिहासिक र धार्मिक आस्थासँग बढी सम्बन्धित छ। त्यसपछि हामी चाहिँ सहरी बनोटमा जान्छौँ र यो एउटा ठिमीको एउटा टोल इलाका, पुरै टोल होइन, एउटा इलाकालाई लिएर त्यो खुला क्षेत्रको संरचनाको सबैभन्दा आधार जुन हामीले क्लान कम्युनिटी बनाएको थियौँ खलक है, त्यहाँबाट हामी सुरु गर्छौँ। यहाँ रङले देखाएको छ, यसमा पाँचवटा रङ लगाएको छ है, यसमा पाँचवटै ननी छ र पाँचवटै ननीको जम्मा एउटा मूल प्रवेशद्वार हुन्छ र पाँचवटै ननीको बीचमा एउटा चोक छ र हरेक ननीमा यो उदाहरणमा 8-9-10 घर छ अथवा कुनै एउटा सोरे भएकोमा 1-2 घर मात्रै छ। त्यसकारण ननीमा एउटा सामाजिक जुन परिवार एउटा खल परिवार बसेका हुन्छ उनीहरूको साझा चोक हुन्छ, एउटा होला अथवा दुईटा होला, र तिनीहरूको साझा ढोका हुन्छ र त्यहाँबाट पस्ने सबै बाटाहरू सबैको लागि खुला हुन्छ त्यो भित्रपट्टि, यो ननी हो। र त्यो भित्रको प्रयोग विभिन्न किसिमले हुन्छ र तिनै परिवारहरूले गर्छन्, अरूको अधिकार हुँदैन तर त्यहाँ जान सक्छन् र विशेष गरेर त्यहाँका बस्ने परिवारहरूको त्यो ठाउँ हुन्छ। यसको हिस्ट्री कसरी भयो भनेर भन्दाखेरि, ननीमा पहिला बाहिर होइन भित्र घर थियो, अनि अरू ननी भने त्यही क्षेत्रमा, अनि त्यहाँबाट ती घरहरू पछि अरू घरहरू थपिँदै गएर त्यस्तो किसिमको ननीको बनोट भएको भन्ने कुरो त्यहाँ देखाउनु खोज्यो। हामीले ननीबाट अब टोलमा जान्छौँ है, यहाँ एउटा टोलको यो तल एउटा हामीले शिवा टोल हो, त्यो शिवा चोक हो। अब टोलमा खुला क्षेत्र भएपछि त्यसको के चिजहरू हुन्छ भन्ने कुरो यहाँ देखाएको, जस्तो धारा हुन्छ, मन्दिर छ, गणेश मन्दिर एउटा चाहिँ हुनै पर्ने हो टोलको होइन, डबली हुन्छ, अरू चैत्यहरू हुन्छन् र चोक चिटेको जाने ठाउँहरू हुन्छ होइन, यस्तै चिजहरू त्यो बनाएको हुन्छ र प्रयोग गर्नको लागि केटाकेटीदेखि बुढापाकादेखि धार्मिक कार्यक्रमदेखि लिएर अरू कुराहरू पनि त्यहाँ हुन्छ, यी चिज भएको हुनाले नै होइन। र यो टोलको यो संगठन र टोलमा हुने यी चिजहरू हाम्रा आफ्नै सांस्कृतिक चिन्हहरू हुन्। अघि हामीले दिवालीको कुरा गरेका थियौँ, यो ठिमीको चाहिँ यो दिगु टोल भनेर भनिन्छ, यसको इतिहास चाहिँ लिच्छवी कालसम्म जान्छ र त्यहाँ वासुदेव नारायणको चाहिँ मन्दिर हो, यसको चाहिँ पहिलाको शिलापत्रहरूमा हेऱ्यौँ भनेदेखि हामीले त्यो पाउँछौँ। र पहिला देवकुल भनेर चाहिँ जुन भनिन्थ्यो, त्यस्ता देवताहरू स्थापना गरेर ती देवताहरूको पूजा गर्ने र उनलाई दिएका चढा दिएका जग्गाहरूमा मोही भएर काम गर्ने मान्छेहरूले कुल देवताको रूपमा पूजा गर्ने गरेका थिए। दिगुद्य देवालीबाट दिगुली भयो, दिगुलीबाट हामी दिगुद्य भन्ने एउटा एक किसिमको व्युत्पन्न यसरी दिइन्छ र यो लिच्छवी कालको नारायणको मन्दिर हो र त्यहाँ छिमेकीका सबै धेरै मान्छेको देवाली गर्ने ठाउँ हो। त्यसरी यहाँ एउटा सबै त्यसको मूल चोक चाहिँ त्यहाँ त्यसरी बनाएको। र अघि मैले चाहिँ मण्डलिकाबाट अनि टाउन स्ट्रक्चरमा आउँदाखेरि त्यो जुन कुरो गरेका थिएँ, यो चाहिँ त्यहाँ बालकुमारीको मन्दिर भएको ठाउँ हो, चोक हो है, र यहाँ वर्षमा एकचोटि बिस्किट जात्रा हुन्छ र त्यस त्यो चाहिँ एउटा अब ठिमीको एउटा सिम्बोलको रूपमा भएको कुरा भयो होइन। स्ट्रक्चरमा हामीले ननी टोल अनि दिवालीको कुरोबाट हामीले चाहिँ अहिले टाउनको एउटा उदाहरण यहाँ दिएको हो र यो बालकुमारी मन्दिरको जुन चोक छ, अहिलेको यो चोक छ, यो कसरी बन्यो भन्ने कुरो चाहिँ यहाँ हामीले त्यहाँको अब अध्ययन विश्लेषणबाट केही थाहा पाउन सक्छौँ है। यो बीचमा बाटोको डटेड देखाएको बाटोको बीचमा रातो चाहिँ बालकुमारी मन्दिर हो, अहिले वरिपरि घर छ, तर केही शताब्दी अगाडि चाहिँ यस्तो स्थिति थियो त्यसको, अनि पछि यसरी घर थपिँदै आउँदाखेरि अहिले यसो एउटा चोकको रूपमा परिवर्तन, पहिला क्षयको रूपमा थियो भनेदेखि अहिले आएर चोकको रूपमा परिवर्तन भएको छ। त्यस कारण हामीले देख्ने धेरै ठाउँहरू त्यस्ता चोकहरू एउटा समय लागेर बन्दै आएका चिजहरू। अर्को यहाँ चाहिँ केही स्लाइडबाट चाँडो म गरिदिन्छु, देखाइदिन्छु, यसमा के हो भनेदेखि हाम्रो बस्तीहरूको संरचनामा खुला क्षेत्र र खुला क्षेत्रमा भएका मन्दिर पार्टीहरू जुन छ त्यो चाहिँ त्यहाँको राज्य सरकारले अथवा स्थानीय सरकारले केही बनाए तर धेरै त्यहाँका समुदायहरूले र व्यक्तिगत जुन ऊ गरेर दिएर दान गरेर जग्गा राखेर गुठी राखेर बनाएको चिज हो भन्ने कुरो यो यी स्लाइडबाट हामीले देखाउन खोजिरहेका छौँ। यहाँ थोप्ला देखाएको चाहिँ त्यहाँ भएको शिलापत्र हो, यो शिलापत्र हामीले 14 शताब्दीदेखिका शिलापत्रहरू हामीले यहाँ राखेका छौँ। यी शिलापत्रहरू कहिले बनाएको भनेर हामीले प्लट गर्दै जाने हो भनेदेखि विभिन्न समयमा बनाएका चिजहरू हामी थाहा पाउन सक्छौँ र कसले बनाएको भने थाहा पाउँछौँ। अधिकांश चिजहरू चाहिँ समुदायले बनाएको, समुदायमा जुन व्यक्तिहरूले नै आफ्नो दान गरेर नै बनाएका चिजहरू हुन्, यसरी हामी विभिन्न समयको कहिले कसरी बन्दै आई ठाउँहरू भन्ने कुरा हामी थाहा पाउँछौँ र विशेष गरेर 1768-1910 भनेर हामीले आएर खान्छ, यो थिमीको अध्ययनले भनेर भने हो 1768 भनेर चाहिँ नेपाल एकीकरण भएको समय जसबाट चाहिँ हाम्रो पहिलाको संस्कृतिमा केही परिवर्तन आउन थाल्छ भन्ने अर्थबाट हामी 1768 सन् अघि शाहकाल सुरु भएको समय हो र त्यहाँबाट हामीले हेऱ्यौँ भनेदेखि पहिलाको तुलनामा कम हुन्छ तर हुन्छ, न्यू कन्स्ट्रक्सन हुन्छ र धेरै मेन्टेनेन्सका होइन त्यहाँको संरक्षणको लागि जग्गा गुठिराखेको अथवा कसैले मर्मत गरेको चाहिँ हामी शिलापत्रहरू पाउँछौँ। 1910 भनेको चन्द्र शमशेरको पाला हुन्छ, 1950-57 जति हुन्छ होइन, त्यो समयबाट चाहिँ जम्मा एउटा शिलापत्र छ। जबकि समयावधि हेऱ्यो भने अगाडि हामीले 100 वर्षको राखेका थियौँ, त्यसमा 50-60 कतिवटा आइसकेका छ र अहिले 1910 पछि भने चन्द्र शमशेरको पालापछि अहिले आएर हाम्रो 110-15-20 वर्ष भइसक्यो होइन, त्यसमा जम्मा एउटा शिलापत्र छ। भने त्यो समयबाट हामीहरू परम्परागत खुला क्षेत्रमा निर्माण गरिने चिजहरू चाहिँ बन्द भएको छ भन्ने कुरो थाहा हुन्छ। अब अघि हामीले एउटा उसबाट देखाउँ, पाटनको उदाहरणबाट हामीले यहाँ के देखाउन खोजिरहेका छौँ भनेदेखि अघिको संरचना हामी पाटनमा पनि पाउँछौँ, टोलको संगठन र ननीको संगठन जुन हामीले विभिन्न रङ लगाएर खैरो रङ र कालो रङले देखाएको जाने एउटा एउटा ननी हुन् र हरेक ननीमा एउटा चोक छ, हरेक ननीमा एउटा चोक छ, त्यो यहाँ हामीले देखाउन देखिरहेछौँ र यसलाई चाहिँ हामीले अब एब्स्ट्र्याक्ट गरेर एउटा प्लानिङको रूप दिन खोज्यौँ भनेदेखि यो दाहिनेपट्टि देखाएको यो रूप हामी पाउँछौँ जसमा बाटोबाट भित्र गयो भने एउटा चोक आउँछ अनि त्यसपछि एउटा गोलोले बनाएको एउटा टोल हो भनेदेखि बीचमा दुईवटा सर्कलले बनाएको हामी त्यसलाई अर्बान स्क्वायर भन्न सक्छौँ, नेबरहुड स्क्वायरबाट टोलबाट हामी अलिकति बढी सार्वजनिक रूपमा आउने समुदायकोबाट सार्वजनिक रूपमा आउने त्यस्तो किसिमको चोकको रूपमा हामी बुझ्न सक्छौँ र त्यो चिज त्यो संगठन चाहिँ पाटनको पुरानो संगठन हो। जब बहाल बौद्ध धर्मको प्रवेश हुन्छ त्यो पनि अब 2000 वर्ष त भइसक्यो, जब प्रवेश हुन्छ त्यसले बढी फैलिन पाउँछ, त्यसपछि त्यो बाटोमा चोक बन्ने संरचनामा केही परिवर्तन आउँछ। त्यो कसरी परिवर्तन आउँछ भनेदेखि भित्रपट्टि बहाल भन्छन्, खुला क्षेत्र भित्रपट्टि भन्छ, बाहिरपट्टिको चोक होइन, त्यो परिवर्तन हुन्छ त्यो संरचनामा। अब यसलाई सांस्कृतिक कारण अथवा धार्मिक कारण अथवा त्यस्तो किसिमको हुन्छ, किनभने आखिरीमा त्यही जग्गा हो, त्यहाँ लेनदेन त भइ नै हाल्छ है, मान्छेको क्रियाकलापमा लेनदेन त भइ नै हाल्छ, त्यसकारण उनीहरूले सामुदायिकरण हुन्छ त्यो चिज बढी, भित्रपट्टि आएर बन्छ. भित्रपट्टि उनी अब प्रशस्त अब अरू सबै खुला ठाउँमा उनी क्रियाकलापहरू खेल्नेदेखि लिएर धार्मिक कुराहरू सबै त्यहाँ भइ नै रहेको हुन्छ र ती चिजहरू योजनाबद्ध तरिकाबाट बनाएछ भन्ने कुरो चाहिँ हाम्रो अध्ययनबाट देखाएको छ. यो चित्रले चाहिँ त्यो कसरी योजना गरेको हो भन्ने कुरो देखाउँछ र यसको अलिकति भित्रपट्टि विश्लेषण गरेर हेऱ्यो भने स्वस्तिकाको स्वरूप देखिन्छ. यो अभिमानी छ, यहाँ हामीले त्यही देखाउनु खोजिरहेको. यो अहिलेको उदाहरण चाहिँ हामीले नवाल भन्ने पाटनमा छ, त्यो नवालको लाई लिएर हामीले विश्लेषण गरे. त्यस्तै किसिमले हामीले पाटनका अरू चोकहरूमा गयौँ भनेदेखि योजनाबद्ध रूपमा गरेका हामीले नाप जाँच गरेर निकाल्न सक्छौँ, देख्न सक्छौँ बनाएको. बीचमा बिहार छ अनि त्यसको वरिपरि खाली ठाउँ छ अनि त्यसपछि फेरि त्यसलाई घेरेर घरहरू बनाएको छ. यो पाटनमा धेरै ठाउँमा पाउन सकिन्छ र कोही कोही चाहिँ के भएको छ भने त्यो बीचको बिहार भत्किएर त्यसपछि नबनाएको छ अनि त्यो ठूलो चोकको रूपमा देखिन्छ, त्यो ठूलो चोकको रूपमा देखिन्छ. त्यसरी हाम्रा जाने ऐतिहासिक अध्ययन गर्यो भनेदेखि सहरहरूका खुला ठाउँहरू कसरी बन्दै आएका छन् के हुन् भन्ने कुरा हामी देख्न सक्छौँ. अब यो त्यस्तै किसिमको एउटा खुला होइन करिब 50 मिटरभन्दा बढी 70x70 मिटरको नागभाल हो. पहिला चोकमा हुने बाहिरी सडकको कुनै एउटा चोकमा हुने पाटी धारा होइन ती चिजहरू चाहिँ अब बहालको भित्रपट्टि आयो. त्यो परिवर्तन भएको कुरोलाई मैले यहाँ देखाउन खोजिरहेको अब होइन. अब आजलाई मलाई समय चाहिँ यहाँ पर्याप्त नभएको हुनाले म यति ऐतिहासिक संरचनाबाट जुन तहगत संरचनाबाट ऐतिहासिक जुन चिजहरू भने त्यही नै म अहिले यसको अन्त गर्छु. अब यसपछि केही प्रश्नहरू भयो यहाँहरूको भनेदेखि पछि सर्कल
धन्यवाद पाउँदछ. आयोजकको तर्फबाट म उहाँसँग माफी माग्छु किनभने उहाँको स्लाइडहरू चाहिँ धेरै इम्पोर्टेन्ट र धेरै र त्यो ओपन स्पेसलाई चाहिँ कसरी वैज्ञानिक ढङ्गले अब ऐतिहासिक कालदेखि नै कसरी प्रयोग गर्दै आएको छ र यसको महत्त्व के छ भनेर उहाँले बताइदिनु भयो. र मुख्य कुरो चाहिँ बुझ्नुपर्ने कुरा के रहेछ भने सबै खाली ठाउँहरू चाहिँ ओपन स्पेस होइन रहेछ. जस्तो जङ्गलहरू पनि खाली ठाउँ हुन्छ त्यो होइन रहेछ. जहाँ चाहिँ मानवीय उपयोग हुने ठाउँहरू मानवीय प्रयोगमा आउने चिजहरूलाई प्रयोगमा आउने खाली ठाउँलाई मात्रै ओपन स्पेस भन्नुहुन्छ उहाँको परिभाषा. यसको कल्चरल डाइमेन्सन पनि हुँदो रहेछ. अब यो धेरै इम्पोर्टेन्ट कुरा थियो, उहाँसँग लामो छलफल गर्नुपर्ने थियो बुझ्ने थियो तर समयले गर्दा अब कुनै दिन गरौँला कुनै मौकामा. अब हाम्रो सेकेन्ड वक्ता हुनुहुन्छ हाम्रो रविन्द्र सर. रविन्द्र सरलाई यहाँ म स्वागत गर्छु. बस्नु सर. रविन्द्र सर लाई त सायद सबैभन्दा तपाईँ पत्रकारहरूले चिन्नु होला. उहाँ बिबिसी नेपाली सेवामा काम गर्छ धेरै लामो वर्ष समयदेखि. अहिले यहाँ चाहिँ बिबिसी नेपाली सेवाको प्रमुख हुनुहुन्छ. अब योभन्दा धेरै भन्नु चाहिँ अलिक उनीहरूलाई र उहाँलाई म आफ्नो अहिले चाहिँ उहाँ चाहिँ विषय चाहिँ यो मिडियामा समाज यो खुला स्पेसको बारेमा कसरी समाचार चाहिँ लेख्दाखेरि चाहिँ प्रभावकारी हुन्छ भन्ने कुरा उहाँले बताउनुहुन्छ अथवा मिडिया र ओपन स्पेससँग रिलेटेड गरेर उहाँले हुन्छ उहाँको स्पेस 11:45
धेरै धेरै धन्यवाद आयोजकहरूलाई पनि र सबै सहभागीहरूलाई. मलाई उहाँको पनि समय काटियो र स्वाभाविक रूपमा 45 मिनट मात्रै समय छ त्यसो हुनाले म सिधै विषयमा प्रवेश गर्न चाहन्छु. एउटा उहाँको अहिले प्रेजेन्टेसन हेर्दाखेरि पनि र मैले आफैले एउटा महसुस गरिराखेको कुरा के हो भनेदेखि हाम्रा पिता पुर्खाहरूले चाहिँ त्यति बेला जे सोचे धेरै खुला रूपमा र धेरै ठूलो छाती राखेर सोचेका रहेछन् अनि हाम्रो पुस्तामा आइपुग्दाखेरि चाहिँ हामी यति कपूत पुस्ता भन्ने गरेका छौँ मैले हामी यति कपूत भएछौँ कि हाम्रो बाजे बराजुले चाहिँ बग्गी बनाउन चलाउन बनाएको बाटोले अहिले काठमाडौँको ट्राफिक धानिराखेका छ. हामीले बनाएको हाम्रो पुस्तामा बनाएको बाटोमा चाहिँ दुईवटा मोटर पनि पास हुँदैन. अधिकांश तपाईँले हेर्न जानुभयो भने दुईवटा मोटर पनि पास हुँदैन. त्यति मात्रै होइन जुन स्पेसेसहरू ओपन स्पेसेसहरू हाम्रा पिता पुर्खाले हामीलाई छोडिदिएका थिए त्यो पनि अहिले सागुरिँदा कैयौं ठाउँमा सागुरिँदै गइराखेका छ र इन्क्रोच हुँदै गइराखेका छ. यसमा अब सरकारलाई मात्रै दोष दिनु पनि उपयुक्त नहोला किनभनेदेखि जिम्मेवार नागरिक हामी पनि हौं र हामी आफैले पनि पाएको ठाउँमा 1 फिट मात्रै भए पनि खुला स्पेसलाई इन्क्रोच गरेको त हामीले सहरभरि देखेकै छौं र त्यसमा अझ ठूलो महत्व चाहिँ संचार माध्यमहरूको पनि हुन जान्छ. संचार माध्यमहरूले यो विषयलाई कति महत्वपूर्ण ढंगबाट उठाछन् छैनन्, हामी दिनदिनै रिसाइकल भइराखेको राजनीतिक टीका टिप्पणीलाई हामीले कति महत्व दिइराखेका छौं र यो ओपन स्पेस जस्तो महत्वपूर्ण विषयलाई हामीले कति ठाउँ दिइराखेका छौं भनेर हामीले पनि अलिकति आत्ममनन र आत्मचिन्तन गर्न आवश्यक हुन्छ। जस्तो अब मानिलिउँ कुनै राजनीतिक नेताले आज काठमाडौँमा एक थोप भने, भोलि गएर दाङमा अर्को थोप भने, पछि नेपालगंजमा अर्को थोप भने, त्यही रिसाइकल भएको न्यूजले चाहिँ सधैँ महत्व पाउने, जुन कुराले सम्पूर्ण शहरको सौन्दर्य एउटा आपतकालमा पर्न सक्ने आवश्यकता र अरू बेला पनि मानिसहरूको लागि उपयोगमा जे आउन सक्थ्यो त्यसको बारेमा चाहिँ हामीले त्यति महत्व दिएको जस्तो लाग्दैन। अब महत्व कसरी दिने त भनेर भन्दाखेरि यस्तो किसिमको छलफल भएको पनि धेरै भएको पनि थिएन, अब हुन थालेको छ र नहुँदाखेरि पनि केही कुराहरूमा हामीले ध्यान दिनुपर्छ। म सानो कुरा, अब 45 मिनट मात्रै समय हुनाले म के गर्न चाहन्छु भने, जस्तो केही समय अगाडि दुईटा समाचार बाहिर आए, एउटा चाहिँ यो यही नजिकै भएको नारायण थानको खुला स्पेस छ नि, त्यो स्पेसमा चाहिँ फर्स्ट क्लासको 5 तले पार्किङ एउटा भवन बनाउने, त्यहाँ चाहिँ पार्किङको लागि, किनभने पार्किङ गर्ने ठाउँहरू छैन मोटरमा, काठमाडौँमा ट्राफिक जाम बढी हुन थाल्यो, त्यसो हुनाले पार्किङ थलो बनाउने, त्यसलाई तिनकुनेमा पनि पार्किङ थलो बनाउने भनेर एउटा समाचार आयो, तपाईँहरूले पढ्नुभयो कि भएन, निकै फ्रन्ट पेजमा महत्वपूर्ण समाचार भनेर आएको थियो। अर्को ओपन स्पेस भन्नाले जस्तो उहाँले नै दिनुभएको अहिले जुन छलफल गर्नुभयो त्यसै अनुसार, जस्तो खोला नालाको छेउमा, बागमतीको छेउमा जुन किसिमका खुला ठाउँहरू छ त्यो पनि ओपन स्पेस नै हो। ओपन स्पेस कम भएर गइराखेको ठाउँमा अस्ति भत्काइयो र अझै पनि कैयौं त्यस्ता किसिमका खुला ठाउँहरू चाहिँ अतिक्रमित छन्। त्यसो हुनाले अहिले हामी सिधै के गरौं भने 5 मिनटको समय लिउ, 5 मिनटको समयमा चारजना तपाईँहरू, चारजना त्यहाँ, चारजना जम्मा कैजना हुनुहुन्छ, चार चारजनाको समूहमा विभाजित भएर दुईटा चार चारजनाको समूहले जस्तो नारायण थानलाई, त्यो नारायण थानको यो खुला क्षेत्र जुन थियो यही नजिकैको नक्सालको, त्यसलाई पार्किङ स्पेस बनाउने भनेर खबर आयो, थाहा पाउनुभयो तपाईँहरूले, थाहा पाउनुभयो भने त्यसलाई तपाईँहरूले मिडियामा कुन कुन एंगलबाट उठाउन सकिन्छ, त्यो विषयलाई कुन कुन एस्पेक्टबाट मिडियामा डिल गर्न सकिन्छ, त्यो ओपन स्पेसको इम्पोर्टेन्स झल्काउनको लागि त्यो पार्किङ स्पेसै बनाउनु ठिक होला कि त्यो नेपाल अहिले काठमाडौँको कन्टेक्स्टमा त्यसलाई ओपन राख्नु ठिक होला अथवा के कारणले ओपन राख्नुपर्छ भनेर ती तीनवटा बुढा चार चारजनाको ग्रुपमा ती तीनवटा बुढा बनाउन, एउटा चारजनाको यो चारजना भयो, एक दुई तीन चारजना त्यहाँ भयो, एक दुई तीन चारजना बीचमा उहाँ पर्नुभयो, उहाँ यता सरिदिनु भयो भने, उता जानुभयो भने, तपाईँ उता जानुभयो भने ठ्याक्कै मिल्न जान्छ, अथवा यदि मिडियाको एक्सर्साइजमा यहाँलाई पनि पार्टिसिपेट गर्ने इच्छा छ भने त केही पनि भएन, एउटा ग्रुपमा 5 जना पऱ्यो भने केही फरक परेन, होइन यो 4 जना भयो, 1 2 3 4 जना त्यहाँ भयो, 1 2 3 4 जना अथवा यता 5 जना पारे पारे पनि केही फरक परेन, मिडियाको पार्टिसिपेन्ट मात्रै उहाँ त्यही त उहाँ त पार्टिसिपेन्ट हुनु भएन, त्यही भएर मैले उहाँलाई चाहिँ यता सर्नु पर्थ्यो कि भनेर भनेको कारण चाहिँ, ए हुन्छ ल त्यसो गरे पनि हुन्छ। मैले भनेको एउटा चाहिँ तपाईँ र तपाईँको ग्रुपले चाहिँ यो नक्साल नारायण स्थानको चौर छ नि, नारायण चौरलाई पार्किङ स्पेस बनाइदिने भनेर निर्णय गर्नै आँटिसके अधिकारीहरूले, होइन अब तपाईँहरू सञ्चार माध्यममा भएको व्यक्तिहरू तपाईँहरूले त्यो विषयलाई कुन कुन एंगलबाट पत्रिकामा उठाउन सक्नुहुन्छ, त्यसको बारेमा लेख लेख्न सक्नुहुन्छ कि, त्यसको महत्वको बारेमा, त्यसको इतिहासको बारेमा सक्नुहुन्छ कि, त्यसको के एंगलमा गर्न सक्नुहुन्छ, 3 या 4 पोइन्ट तपाईँहरूले र तपाईँहरूले त्यो गरौं, अनि यतापट्टि भएको कतिजना ग्रुप भयो, यतापट्टि 3-3 जनाको मात्रै गरौँ न, यतापट्टिको चाहिँ उहाँहरू 3 जना हुनुभयो, तपाईँहरू सँगै बस्नु भएको छ 3 जना, तपाईँहरू मिडियाको होइन, दुई ग्रुप मात्रै गरौँ उसले, तपाईँहरूले नारायण चौरको गर्नुहोस्, तपाईँहरूले चाहिँ बागमतीको छेउको जुन ओपन स्पेसहरू छ, अस्ति यो महेश बहादुर बस्नेत होइन, महेश बस्नेत उहाँले एक ठाउँमा त डोजर लगाएर उठाउनु भयो, अन्त चाहिँ उठ्न पाएको छैन, अन्त पनि थुप्रै छ त्यस्तो स्पेसिसहरू, त्यो स्पेसलाई अब डोजर लगाएर उठाएको थियो ठाउँमा, अब प्रधानमन्त्रीले रोकिदिनु भयो अथवा कसैले रोकिदियो होइन, अब त्यसका विविध पक्षहरू छन् नि, त्यसलाई कसरी रेज गर्नुहुन्छ आफ्नो मिडियामा, चारवटा पाँचवटा बुँदा कुन कुन एङ्गल हुनसक्छ, कुन कुन हिसाबले तपाईँले त्यसलाई उठान गर्न सक्नुहुन्छ, त्यो त्यो विषयमा तपाईँहरूले आपसमा छलफल गर्नुहोस् र तिनवटादेखि पाँचवटा बुँदा तपाईँहरूले लेख्नुहोस्, तिनवटादेखि पाँचवटा बुँदा तपाईँहरूले लेख्नुहोस्, तपाईँहरूलाई पाँच पाँच मिनटको समय है, जम्मा पाँच मिनट तपाईँहरूलाई नि तपाईँहरूलाई है त चारजना पाँचजना भयो केही फरक पर्दैन, केही फरक पर्दैन, एक दुईजना बढी घटी भयो केही फरक पर्दैन, एउटै ग्रुप हो ठिक छ, तपाईँहरू तपाईँहरूले चाहिँ बागमतीको छेउछाउको ओपन स्पेसको गर्ने है, पाँचवटा बुँदाहरू मात्रै लेख्नुहोस् र एक्ज्याक्टली बी क्लियर कुन एङ्गलमा उठाउने भन्ने कुरा क्लियर हुनुहोस् है,
नोट पनि गर्दै जानुहोस्
एकदम बी फोकस्ड एन्ड क्लियर है, बेसिकल्ली स्टोरी आइडियाज के हुनसक्छ भिन्दा भिन्दै चारवटा या पाँचवटा तपाईँहरू आपसमा छलफल गर्नुहोस् र एकजनाले नोट गर्नुहोस्, त्यसो भए पनि सजिलो हुन्छ। कतिवटा आइडिया पाँचवटा बनाउनुहोस् न त्यसलाई विषय ठिकै हुन्छ नि हुन्छ तपाईँहरूलाई एक मिनट बाँकी है अब समय सक्यो भनौ अब समय सकेछ भयो तपाईँहरूको भयो ल अब यो एक्सर्साइज गरेर जस्तो तपाईँहरूबाट सुरु गरौँ है तपाईँहरूलाई नारायण चौरको परेको थियो तपाईँहरूले के जस्तो फर इक्जाम्पल अहिले नै तपाईँहरू फर्केर गएर आफ्नो प्लेटफर्ममा तपाईँहरूले गर्नु पर्यो भने के स्टोरेज हुनसक्छ एकचोटि भनौँ त जसले भने पनि हुन्छ यति सानो चिन्छ सुनिन्छ माइकै चाहिँ थिएन यो खास
यो जुन नारायण चौरको हामीले विषय पाएको छौँ यो नारायण चौर भनेको जस्तै अहिलेको जुन संरचना छ त्यसको प्राकृतिक संरचना भनेर त्यो होइन त्यो नन्दी गुठी भन्ने नजिक एउटा गुठी छ त्यो पहिले त्यो भूमिको कसरी प्रयोग हुन्थ्यो भन्दाखेरि यतापट्टि गुठी थियो त्यहाँ पूजा आजा हुन्थ्यो अनि त्यसको बगैँचा थियो त्यो क्षेत्रभित्र त्यो बगैँचामा फुल फुलाइन्थ्यो अरे त्यो बगैँचामा त्यो मान्छेहरू आउने घुम्ने गरिन्थ्यो त्यो मान्छेहरू त्यस्तो गर्थे अनि त्यसबाट फुल फुलाएको फुलेको फुल ल्याएर चाहिँ यतापट्टि चाहिँ भनौँ न गुठीमा पूजा आजा गर्ने र यता गुठीसँग त्यसको अन्तर सम्बन्ध थियो अब त्यो चाहिँ हिस्ट्रिकल पोइन्ट त्यो चाहिँ यस्तो महत्त्वपूर्ण स्थान अब यसरी माथिँदैछ भन्ने एउटा एकदम गर्न सक्ने भयो अर्को हामीले चाहिँ डिजास्टर र प्राकृतिक अनि समय सुन्दरका कुरा गर्न सोधेका छौँ यो चाहिँ काठमाडौँ सहरमा चाहिँ भनौँ न विश्वमै यो सहरका दृष्टिकोणबाट उच्च डिजास्टरको रिस्कमा परेको एक जोन हो यो एयरपोर्टसम्म पनि चाहिँ तपाईँको भ्रष्ट हुने अवस्थामा यस्ता खालका स्पेसहरूलाई यदि हामीले चाहिँ पार्किङमा परिणत गऱ्यौँ भनेदेखि भोलि आपद विपदका समयमा हामी कहाँ ओत लाग्ने भन्ने एङ्गल पनि अर्को हामीले उठाउन सक्छौँ र अर्को चाहिँ पोलिसीको कुरालाई हामीले चाहिँ एङ्गल गर्न सकिन्छ भन्ने थालेका छौँ सरकारले जिरो स्ट्यान्डर्ड लगायत यहाँको जुन वातावरण प्रदूषण वृद्धि गर्ने खालका गाडीहरूलाई विस्थापित नगर्ने अनि धेरौँ भनौँ चाहिँ सवारी साधनहरूलाई इन्ची गराइरहने हो भनेदेखि यस्ता चाहिँ काठमाडौँ उपत्यकाभरिलाई तपाईँको चाहिँ पार्किङ स्थल बनाएर हुने पुग्दैन त्यसरी यस्ता खालको ठाउँको समस्या गर्न चाहिँ सरकारले पोलिसीमा पनि के चेन्ज गर्नुपर्छ जसले मात्रै काठमाडौँ उपत्यकाको जुन मानव बसोबास उपयुक्त सहर बन्छ भनेको जुन एङ्गलबाट हामीले चाहिँ त्यसलाई प्रिजर्भेसनको एरियाबाट चाहिँ उठ्न सकिन्छ कि भन्ने चिन्ता ब्रिङ्कमा हामीले चाहिँ नोट गरेका छौँ अवसर चाहिँ हामीले चाहिँ रिक्रिएसन जस्तो चाहिँ चिल्ड्रेन पार्कको रूपमा अनि एजेन्ट चाहिँ भनौँ न ज्येष्ठ नागरिकहरूलाई पनि गएर कहाँ समय बिताउने युवा युवतीहरू पनि कुरा छ यी सबै कुराहरूलाई पनि त्यो समय विकास गर्न सकिन्छ कि त्यो एङ्गल पनि अर्को चाहिँ हुन सक्छ भनेर चारवटा पोइन्टलाई चाहिँ टिपेको छ
गजब तपाईँहरूले
हामीले चाहिँ यो बागमतीको अहिले हाम्रो स्वरूप जुन देखिरहेका छौँ त्योभन्दा पनि फरक हो नि त ओरिजिनल स्वरूप जुन हामीमध्ये धेरैलाई थाहा छैन त्यो ब्रह्मनाल हामीले चाहिँ देख्छौँ अनि ब्रह्मनाल पछि चाहिँ बाटो आएको छ बाटोपछि कुम्बासी बस्ती हो मासेको घर अनि त्यसपछि बल्ल हामी नदी देख्छौँ सो त्यो बिचमा के भयो त्यो भयो त्यो हामीले धेरैले बुझेकै छैनौँ त्यही भएर यो पुरानो स्वरूपको बारेमा चर्चा अलिक कम भइरहेको थियो कि अहिलेको समयमा जस्तो त्यसको ऐतिहासिक स्वरूप कस्तो थियो वर्तमानमा के भइरहेको यसको बारेमा अनि अलिअलि यही कुरा गर्दाखेरि त्यो अतिक्रमणको कुरा त जहिले आउँछ त्यो के कारणले भयो भन्ने कुरा चाहिँ हामी त्यो त्यहाँ छ त्यो हटाउनु पऱ्यो त्यसलाई फाल्नु पऱ्यो भन्छौँ हामी तर के कारणले त्यो भएको भन्ने कुरामा पनि डिस्कस चाहिँ हामीले धेरै कम गरिरहेका छौँ सो एउटा यो एङ्गल हुनसक्छ होला अनि अर्को चाहिँ जस्तो बागमती अहिलेको स्वरूपमा आउनु पछाडिको कारणबारे पनि हामीलाई कुरा आउनु छोडिसक्यो हामी एउटै मात्रै कुरा देख्छौँ सुको मासुलाई जबकि त्यो अब मै बस्नेजीकै कुरा गर्दा उहाँले कारणहरू दिँदा एउटा सुको मासु बस्नु अतिक्रमण अतिक्रमणकै कुरा गर्दा सरकारले पनि गरेको छ लिङ्क रोड बन्यो होइन अनि फेरि घिटे तलबको कुरा छ फेरि यो फोहोर र ढलको कुरा आयो, यी कुराहरूमा इन्डिभिजुअली फेरि एड्रेस गर्न सकिन्छ होला, यो एउटा एपिसोडमा जम्मै नहुन्छ त्यो पनि हुन्छ। अरू फेरि यो बागमतीको सांस्कृतिक महत्त्वको बारेमा पनि यो चर्चा अब गर्न सकिन्छ कि हामीले पहिला पहिला मुख धुनेर नहुने भन्थ्यो, आज भोलि औला मात्रै सोध्न पनि गाह्रो हुन्छ। त्यो सांस्कृतिक महत्त्वको बारेमा जब हामीले धर्मको जस्तो कुनै कुरामा हामीलाई यदि पाप लाग्छ भनेर थाहा पायौँ भने चाहिँ हामी त्यो काम गर्छौँ, त्यो गर्दैनौँ। त्यो अरू अरू त्यो के त्यसको वैज्ञानिक महत्त्व यो छ यताउता भनेर खासै के हुँदैन कि, त्यही भएर चाहिँ अलिकति धर्मसँग पनि जोडेर धर्मगुरुहरूकोलाई पनि अलिकति केही बोलाउन नै अब आवश्यक छ बागमतीको बारेमा भन्ने पनि लाग्छ, किनभने जम्मै धर्मको मान्छेहरू पनि बागमती सुन्नु पर्दो रहेछ। अनि यसै गरेर यो अहिलेको समयमा नि यो वाटरवे त हामीले इन्क्रोस गरिसकेका हौँ, पनि घर पनि पनि बाटो गर्ने, तर त्यो वाटरवे चाहिँ इन्क्रोस भएको। अनि यो विज्ञहरूले के भन्नुहुन्छ भने कुनै पनि डिजास्टर एउटा निश्चित समयपछि त्यो फेरि फर्किन्छ, त्यही इन्टेन्सिटी वा इभन मोर। अब हामीले जुन इम्प्रोभ गरेको बागमतीको वाटरवे छ, अब फेरि त्यो डिजास्टर आएको बेलामा त पहिला जति त्यसले हामीलाई क्षति पुर्याउँथ्यो त्योभन्दा अब कयौँ गुणा बढी क्षति पुर्याउँछ। त्यसको बारेमा हामी चर्चा गरेको छैनौँ मैले, होइन धेरै कुरा गर्दैनौँ हामी, इम्प्रोभको मेनको कुरा गर्छौँ, तर त्यसको इम्प्याक्ट त्यसरी पनि पर्न सक्छ, यो नेचुरल प्रकृतिले नै हामीलाई त्यसको सराय दिन सक्छ भन्ने एउटा कुरा पनि हुनसक्छ होला। अनि पछि यो छ नि हामी कहाँ नदीबाट कति परसम्म घर बनाउन नपाउने, नदीबाट कति परसम्म के गर्न नपाउने, यो त छ नि। त्यो कसरी कसरी यो जुन चाहिँ बडीले त्यसको अनुगमन गर्नुपर्ने हो त्यसले के गर्न सकेका छ, के कुराले रोक्यो, होइन त्यो रोकेको गर्न अब समय अनुसार धेरै कुरा चेन्ज भएपछि मेबी त्यो नियम कानुनमा पनि त चेन्ज आउनुपर्ने हो कि, त्यो कामना गर्न नसक्ने पछाडिको कुनै कारण पनि छ कि, त्यो बारेमा हुनसक्छ। अर्को एउटा चाहिँ हामीले बागमतीको मुहान छ नि, बागमतीको मुहान हामी कहाँ आउँदाखेरि हामीले देख्ने भनेको त्यो के अरे यो थापाधरीको त्यो एउटा पार्ट मात्रै देख्छौँ, हामी बागमतीको कुरा गर्दा शङ्खमूलदेखि टेकुसम्मको कुरा गर्छौँ, त्योभन्दा धेरै माथिदेखि हो नि त पशुपतितिर त केही काम भइसकेको छ, त्योभन्दा माथि केही भइरहेको हो कि, त्यो बारेमा जहिले पनि नेगेटिभ कुरा किन, पशुपति क्षेत्रमा यदि राम्रो घर बनाउन सकिन्छ भने अरूतिर पनि सकिन्छ होला। जहिले पनि सुकुमवासीको बारेमा हामी धेरै कुरा थालेँ मैले, सो यी एङ्गलहरू पनि सुकुमवासीभन्दा पर जस्तो हुन सक्छ होला। अब त्यो बाहेक पनि जस्तो अहिले त हामीले सुकुमवासीको डिबेट गर्ने हो नि, त्यो फेरि अलिकति अर्कै मुद्दाहरू लाग्ला कि बाग्मतीभन्दा।
गुड, यो एक्सर्साइज गरेको कारण के भनेदेखि, जस्तो तपाईँहरूले यो आइडियाजको रूपमा मात्रै होइन एक्चुली गएर स्टोरिज नै गर्नु होला भन्ने पनि मेरो अपेक्षा हो कि, किनभने यो कम महत्वको विषय हुँदै होइन। जर्नलिज्ममा एउटा महत्वपूर्ण कुरा के हो भनेदेखि, तपाईँले जस्तो साहित्य कलामा पनि धेरै मान्छेहरूले चाहिँ विषयवस्तुको बारेमा धेरै टाउको खियाउँछन्, विषयवस्तु यत्र तत्र सर्वत्र हुन्छ। तपाईँ यहाँबाट अहिले यो होटलबाट निस्केर महेन्द्रको शालिकमा पुगुन्जेलसम्ममा पत्रिका अथवा रेडियोमा गर्न सक्ने कमसे कम पाँचवटा विषय निकालिदिन सक्छु म। विषय त तपाईँले आँखा खोल्न मात्रै पर्छ पत्रकारको रूपमा, सर्वत्र हाम्रो जस्तो ठाउँमा त सर्वत्र विषय छ। इट इज अल एबाउट हाउ यु ट्रिट इट, इट इज अल एबाउट हाउ यु प्रेजेन्ट इट, र त्यसले मान्छेलाई छुन्छ कि छुँदैन, प्रोभोक गर्छ कि गर्दैन, इन्सपायर गर्छ कि गर्दैन, that is most important, होइन। त्यसो हुनाले यो एक्सर्साइज गराउनुको कुरा के हो भने एउटा अलिकति एङ्गलहरू आओस्, यो त हामीले दुईटा विषयको मात्रै लियौँ, उहाँले अहिले गर्नुभएको विषयहरू कैयौँ कुराहरू छन् होइन, अन्य प्रशस्त विषयहरू छन्, ती विषयहरूलाई विषय छ तर तपाईँले त्यसलाई ठ्याक्क मान्छेको मन छुने अथवा साँच्चीकै नीति निर्मातामाथि अधिकारीहरूमाथि दबाव पर्ने कसरी गर्न सकिन्छ भन्ने हिसाबले यो एक्सर्साइज गरिएको। र यस्तो एक्सर्साइजमा अरू बेला पनि स्टोरेजको लागि आफै काम गर्दाखेरि सर्टेज हुँदाखेरि गर्नुपर्ने कुरा के हो भने यु हेभ टु भेरी क्लियर एन्ड फोकस भने नि मैले, होइन क्लारिटी र फोकसको कुरा गर्दाखेरि, जस्तो अहिले मैले बागमती छेउको ओपन स्पेसको कुरा गरेको थिएँ, बागमती स्वयंलाई ओपन स्पेस भन्न मिल्छ कि मिल्दैन, उहाँलाई मैले सोधे के अरे मोहनजी, होइन बागमती स्वयंलाई ओपन स्पेस भन्न मिल्छ, जस्तो पानी बगेको खोलालाई अथवा यो कमल पोखरीलाई ओपन स्पेस भन्न मिल्छ, त्यसको परिभाषाभित्र आउँछ त्यो? हजुर, मैले तपाईँलाई सोधे
हजुर, अहिले यहाँले जुन बागमतीको नदी त्यहाँ बगिरहेको मात्रै छ, बागमती नदी मात्रै छ, र हामीले त्यहाँ कुनै किसिमको सम्पर्क पनि गर्दैनौँ भने त्यो अहिले मैले छलफल गर्न खोज्दाखेरि त्यतिखेर त्यो खुला क्षेत्रको रूपमा होइन
होइन,
तर खुला क्षेत्रले धेरै किसिमको काम गर्छ, काम लाग्दैन भन्ने त होइन
होइन,
विभिन्न किसिमको खुला क्षेत्रहरू हुन्छन्, त्यसमा त्यो खुला क्षेत्र हुने बित्तिकै त्यहाँ पानी बगिरहेको छ, त्यो दृश्यको दृष्टिकोण राम्रो छ, एउटा हावा राम्रो आउँछ, त्यस कारणले त्यो आफैमा एउटा आवश्यक चिज
भयो,
त्यसमाथि पनि तपाईँले आफ्नो सभ्यता त्यहीँ जोड्न थाल्नुभयो भने मन्दिर बनाएर हुन्छ अथवा घाट बनाएर हुन्छ अथवा एकछिन त्यहाँ गएर मेडिटेसन गर्नै होस् अथवा गर्नु नै होस् त्यो गर्न थाल्नुभएपछि त त्यसपछि
रिकार्ड राजा नै उपनिषद
कुनै आइसक्यो हामी त्यसलाई आफ्नो दिनचर्यामा भित्रै सक्यौँ
या
मेरो विधा छ
एकदम एकदम सही है कि अब तपाईँहरूले जे कुराहरू उठाउनु भयो नि त्यो एङ्गलहरू एकदमै ठिक छ, अब त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा हो, जसरी कसरी प्रस्तुत गर्ने भन्दाखेरि मैले अब अरूको उदाहरण ठ्याक्क मनमा आएन तर मैले यो सिटी सेन्टर कमल पोखरी भन्ने एउटा स्तम्भ निबन्ध लेखेका थिएँ नागरिकमा हो कि कान्तिपुरमा, त्यो अहिले मेरो खान पुगोस् दिन पुगोस् पुस्तकभित्र पनि संग्रहित छ, त्यो यति धेरै मान्छेलाई यति धेरै मन पर्यो, त्यो हुन त खालि एउटा कमल पोखरीको बारेमा मात्रै लेखेको थियो त्यो, तर त्यसलाई जुन किसिमबाट लेखियो त्यसको असर असाध्य पर्यो, परिणामै त एकदमै ठोस परिणाम देखिसकेको छैन, जस्तो गगन थापाले त्यसपछि उहाँ त्यही क्षेत्रमा बस्ने हामी यसलाई जसरी पनि गर्छौँ भनेर उहाँ लाग्नुभयो, त्यसपछि वरिपरिका युवा क्लबहरू लागे, विभिन्न कुराहरू गरे, अहिले पनि गर्दैछन् होइन, र त्यसको अरू कुनै मैले लेखेको मलाई याद छैन तर ठ्याक्क मनमा आएको थियो, त्यसो हुनाले प्रस्तुति कसरी गर्ने भन्ने हो, तर प्रस्तुतिमा एउटा महत्वपूर्ण पाटो के रहेछ भने यस्तो विषयहरूमा कुरा गर्दाखेरि विषयको उठान मात्रै गरेर छोडिदिएपछि त्यसको असर नहुने रहेछ, इट्स भेरी इम्पोर्टेन्ट टु बी पर्सिस्टेन्ट, गरेको गरै गर्ने, जस्तो मानिदिउँ अहिले बागमतीमा तपाईँको यो सुकुम्बासीको कुरा गर्यो, बागमतीको धेरै छेउछाउका क्षेत्रहरू खुला क्षेत्र थिए, त्यसमा चाहिँ सुकुम्बासीहरूको अतिक्रमण भयो होइन, अनि त्यसलाई एक ठाउँमा हटाए, हटाएपछि फेरि त्यो रोकियो, अब यसमा इन्ट्रेस्टिङ एस्पेक्ट के रहेछ भनेदेखि केशव स्थापित उहाँले धेरै राम्रो काम गर्न खोज्नुहुन्छ, पहिला गरेको पनि हो, उहाँले नै सम्झौता गरेर त्यो सुकुम्बासीहरू राख्नु भएको छ हेर्नुहोस् 20 वर्षको लागि भनेर होइन, अब अहिले केशव स्थापित स्वयं यो विकास के भन्छ होइन प्राधिकरणको विकास आयुक्त भएको बेलामा अब यो कुराले तपाईँहरूले अन्तर्वार्ता लिँदाखेरि अथवा तपाईँहरूले लेख लेख्दाखेरि अथवा समाचार लेख्दाखेरि यो कुराले बारम्बार उहाँलाई घोच्यो भने उहाँले केही न केही गर्न बाध्य बन्नुहुन्छ, किनभनेदेखि आखिर उहाँले नै त्यो सम्झौता गरिकन त्यो सुकुम्बासीहरू त्यसरी राख्ने 20 वर्षको लागि राख्न मिल्ने गरेर गर्दै गरेछ कि, अब यो कारणले गर्दाखेरि अब फेरि सुकुम्बासी कसलाई भन्ने भन्दाखेरि 2053 सालमै डिफाइन गरेको रहेछ, जो घरमा कोही न कोही मान्छेको रोजगारी हुन्छ त्यो घरको मान्छेलाई अथवा त्यो व्यक्तिलाई सुकुम्बासी भन्न नमिल्ने रहेछ, जबकि यहाँ बसेका सबै सुकुम्बासीहरू काम गरिरहेका थिए, अब यसका अरू एस्पेक्टहरू होला, अघि उहाँले भने जस्तो डिल गर्ने अरू एस्पेक्ट होला, तर ओपन स्पेसको एस्पेक्टबाट हेर्दाखेरि जसरी त्यो एकदमै खुला रहनुपर्ने त्यति ठूलो क्षेत्र अतिक्रमित भइरहेछ र त्यो अतिक्रमणलाई अहिले सरकारले एउटा निकायले उठाउन खोजेको थियो, उठाउन सकेन, फेरि रोकिएको छ र रोक्दाखेरि अहिले विकास आयुक्तमा धेरै ठूलो अधिकार उहाँमा केन्द्रित छ र उहाँ नै हुनुहुँदो रहेछ जसले त्यो सुकुम्बासी बठाल दिनुभएको छ होइन, भनेपछि तपाईँहरूले यो एस्पेक्टलाई मजाले डिल गर्न सकिन्छ नि होइन, अघि तपाईँले भनेको नारायण चोरको एस्पेक्ट जति बेला हाम्रा बाजे बराजुले त्यहाँ फुलबारी रहेछ भने अब त्यो मलाई थाहा थिएन, तपाईँलाई थाहा रहेछ, अब फुलको बगैँचा रहेछ राम्रो रहेछ, अब जस्ट इमेजिन यो कङ्क्रिटको जङ्गलमा त्यहाँ एउटा सानो तपाईँको पार्क भइदियो भने फुलको बगैँचा भइदियो भने तपाईँले भने जस्तो बुढापाकाहरूले बेला बेलुका बेलुका एकदम बुढाबुढीहरू सबैको छोराछोरी अब विदेशतिर बुढाबुढीहरू एकदम लट्ठी टेक्दै अब पुराना गफ गर्दै त्यहाँ घुम्न सक्ने एउटा वातावरण भयो भने त्यो कति सुन्दर होला, अब यसलाई तपाईँले कसरी प्रेजेन्ट गर्नुहुन्छ कि त्यसलाई कसरी मान्छेको मन छुने हिसाबले प्रेजेन्ट गर्नुहुन्छ, एकातिर यो ओपन स्पेसको कुरा गर्दा एउटा जनचेतनाको कुरा गर्नु पर्यो, जस्तो अघि उहाँले बागमतीको यो धर्मको कुरालाई जोड्यो भनेदेखि मान्छेले गर्दैन भनेर भन्नुभयो, मैले अहिले बारम्बार मेरो फेसबुकमा पनि लेखिराखेको र बाहिर बाहिर पनि कुरा गरिराखेको के भने हामी कति आडम्बरी मान्छे रहेछौ भने हरेक घरको काठमाडौँको हरेक घरको अढाई तलाको घर हुन्छ सामान्यतया, अढाई तलाको माथिपट्टि तपाईँको पूजा कोठा हुन्छ, पूजा कोठामा गएर बिहान बिहान एक घण्टा धुप बालेर ईश्वरको आराधना गर्यो अनि घरको टोयलेटको ढल चाहिँ लगेर पवित्र बागमती नदीमा मिसायो, अब त्यो मान्छेलाई पाप लाग्यो कि धर्म होला? होइन मतलब हेर्नुहोस् न, यो अलिकति ओपन स्पेस देख्यो भने लगेर गार्बेज लगेर फालिदियो होइन? त्यसो हुनाले यसलाई कसरी लिङ्क गर्न सकिन्छ, मान्छेको संवेदनालाई छुने गरेर कसरी प्रस्तुत गर्न सकिन्छ? दुई तहमा काम हुनुपर्छ जस्तो लाग्छ मलाई। एउटा चाहिँ तपाईँको हामी जस्ता मान्छेहरू जो आडम्बरले पूर्ण छौँ, जो साँच्चीकै बिहान बिहान एकदम धुप बालेर आराधना गर्छौँ र घरको टोयलेटको ढल चाहिँ पवित्र पशुपतिको क्षेत्र पशुपति भएर बग्ने पवित्र बागमतीको नदीमा लगेर मिसाउँछौँ होइन, कहाँ गयो हाम्रो एउटा धार्मिक चेतना, कहाँ गयो हाम्रो सामाजिक चेतना? त्यसो हुनाले एउटा चाहिँ हाम्रो संवेदना हामी जस्ता मान्छेहरूलाई छुने हिसाबले कति असर परिराखेको छ त्यसले गर्दाखेरि भन्ने हिसाबले त्यो विषयलाई उठान गर्दाखेरि राम्रै होला, र त्यसले गर्दाखेरि चाहिँ तपाईँको अलिकति मान्छेको मनमा साँच्चीकै हो नि त भनेर एउटा भावना आउन सक्ला निरन्तर रूपमा यस्ता विषयहरूलाई उठाउँदा। र अर्को चाहिँ नीतिगत तहमै प्रहार गर्नै पर्छ नीतिगत तहमा, किनभने सबैतिर भाँड भैलो भएको स्थिति हो हामी कहाँ। तर पनि सर्टन कुराहरू जस्तो मैले अहिले भनिराखेको एउटा कुरा के हो भनेदेखि, तपाईँको जस्तो मानिलिउँ तपाईँको राजनीति खराब भयो, राजनीति गन्दा भयो होइन, त्यो राजनीति गन्दा भयो त राजनीति त 20 वर्षपछि पनि सुध्रिन सक्छ नि त, अथवा 25, 30, 40 वर्षपछि पनि सुध्रिन सक्छ नि। तर तपाईँको ओपन स्पेस इन्क्रोच भयो भने एक्चुअली भएपछि सिद्धियो। जस्तो भू उपयोगको नीति अहिले बाहिरतिर जिल्लातिर जाँदाखेरि दिक्क लाग्छ, जस्तो एउटा सानो उदाहरण तपाईँलाई दिउँ, पाकिस्तानमा इस्लामाबाद कराचीमा थियो क्यापिटल, त्यसलाई चाहिँ 1960s इस्लामाबादलाई प्लान गरेर इस्लामाबादमा सारे। अहिले इस्लामाबाद प्रोबेब्ली वान अफ द मोस्ट ब्युटिफुल सिटिज इन होल अफ एसिया होला, त्यति राम्रो छ त्यो सहर, तपाईँहरूमध्ये कोही पुग्नु भएको छ कि छैन, त्यति त्यति राम्रो छ त्यो सहर। त्यो 1960s उनीहरूले प्लान गरे, हामीले त आजभन्दा 20 वर्ष अगाडि मात्रै 1990s मात्रै यो सहर जहाँ 7 वर्ल्ड हेरिटेज साइट छ, यति सानो ठाउँमा यति धेरै राणाकालीन दरबारहरू छ, उत्तरमा सम्पूर्ण सुन्दर हिमाल छ, वरिपरि हरियो डाँडा छ, पूरा ग्रीन एउटा तपाईँको त्यो उपत्यका थियो, त्यसलाई 20 वर्ष अगाडि मात्रै प्लान गरिदिएको भए पनि अहिलेको स्थिति आउँथेन होइन। र त्यो प्लानिङ भनेको ओपन स्पेसको एउटा महत्वपूर्ण पार्ट हो, र कुनै पनि सहर सुन्दर हुनको लागि, बस्न योग्य हुनको लागि त्यसका अन्य विविध पक्ष होला। संसारका कुनै पनि सहरको नाम लिनुहोस्, त्यो सुन्दर हुनको लागि ओपन स्पेस त्यसको क्रुसियल मोस्ट इम्पोर्टेन्ट एस्पेक्ट हो। जति खाली क्षेत्र भयो त्यति त्यो सहर सुन्दर हुन्छ। खाली क्षेत्र हामीले रिटेन मात्रै गरिदिन सक्यौँ भने, अहिले हामीले त्यसमा बगैँचा बनाउन नसके पनि, अहिले पार्क बनाउन नसके पनि, अहिले पोखरी बनाउन नसके पनि, हाम्रा छोरा नातिले त बनाउला नि, तर त्यति खाली स्पेस पनि हामीले रिटेन गर्न सकेनौँ भने त्यसले 100 वर्ष, 200 वर्ष, 300 वर्षलाई प्रभाव पार्छ। जबकि राजनीति बिग्रियो भने त 10 वर्ष, 20 वर्ष, 25 वर्ष पछि सुध्रिने अपेक्षा गर्न सक्नुहुन्छ, तर ओपन स्पेस बिग्रिएपछि चाहिँ त्यो सम्भावनै रहँदैन। त्यसो हुनाले यी यावत कुराहरूलाई कसरी डिल गर्ने भन्ने कुरा मात्रै हो। तपाईँले भनेको जस्तो त्यसलाई सुन्दरताको पक्षसँग जोड्न सकिन्छ कि, त्यसलाई धार्मिक पक्षसँग जोड्न सकिन्छ कि, त्यसलाई सांस्कृतिक पक्षसँग जोड्न सकिन्छ कि, त्यसलाई मानव एउटा सामाजिक व्यवहारको पक्षसँग जोड्न सकिन्छ कि, मान्छेको चेतनाको पक्षसँग जोड्न सकिन्छ कि, कसरी जोड्न सकिन्छ? यो पत्रकारितामा तपाईँले यस्ता विषयहरूलाई उठाउँदाखेरि समाचारको रूपमा मात्रै, सूचना मात्रै, जानकारी मात्रै दिने हिसाबले उठाउनु त्यसको कुनै उपलब्धि हुँदैन। तपाईँले रिसर्च गर्दाखेरि लेख्दाखेरिको तपाईँको समय खेर गयो, पढ्नेले सूचना पायो तर त्यसपछिको सबै कुरा खेर गयो। त्यसो हुनाले यस्ता केही विषयहरू हुन्छन् जसलाई उठान गर्दाखेरि एउटा अलिकति मनमा के राख्नु उपयुक्त होला भने, त्यसपछिको मैले गर्ने स्टेप्सहरू के हो। मानिलिउँ तपाईँले उठाएको एउटा विषयले निरन्तर तपाईँले उठाउनु भयो, 10 लेख्नु भयो नारायण चौरको बारेमा, अथवा पशुपतिको त के अरे यो बागमतीको छेउछाउको ओपन स्पेसको बारेमा तपाईँले 10 लेख्नु भयो, अथवा बहालहरू ठाउँ ठाउँमा त्यो पनि एकदमैसँग इन्क्रोच भइराखेको हुनुपर्छ होइन, बहालहरू अथवा विभिन्न उहाँले भन्नुभएको जस्तो विभिन्न अरू धेरै ठाउँहरू इन्क्रोच भएको मैले नै देखेको छु होइन। ती ठाउँमा तपाईँले दसवटा नियमित रूपमा लेख्नु भयो, उठाउनु भयो र साँच्चीकै त्यसको असर पर्यो भने जिन्दगीभर तपाईँले बायोडाटामा मेरो कारणले मैले गरेको स्टोरेजले यो चेन्ज भयो भनेर लेख्न त पाउनु भयो नि, गर्वका साथ भन्न त पाउनु भयो नि, तपाईँले फेलोसिपको लागि स्कलरसिपको लागि अप्लाई गर्दाखेरि दिस इज वाट आई डिड भनेर खोस एभिडेन्स, मैले त यस्तो यस्तो राम्रो राम्रो कुरा गरेको छु भनेर त्यो एब्स्ट्राक्ट र जनरल कुरा गर्नुको साटो स्पेसिफिक भएर तपाईँले ठ्याक्कै मैले गरेको कुराले यस्तो असर भएर पर्यो भनेर भन्न त सकिन्छ नि होइन। त्यसै हुनाले मलाई लागेको कुरा के भने यो दीर्घकालीन महत्वका विषय ओपन स्पेस अहिलेको विषय हुनाले हामी त्यसैमा केन्द्रित छौँ। यसमा यो दीर्घकालीन महत्वको विषयलाई उठान गर्दाखेरि तपाईँले अलिकति मनमा सोचेर प्लान गरेर गर्नुभयो भने वन्डरफुल स्टोरेजहरू आउन सक्छ, असाध्यै राम्रो स्टोरेजहरू बन्न सक्छ, किनभने त्यो सबै मान्छेको चासोको विषय हो। हेर्नुहोस् अहिले नारायण चौर तपाईँको त्यहाँ लगेर डम्पिङ साइट बनाएको छ, सबतिरबाट लिएर आउँदै त्यो घरबक्काको माटो थुप्राउँदै गइरहेको छ होइन। बागमतीको हालत त्यस्तो भयो, बहालहरू कति राम्रा राम्रा थिए, कस्ता कस्ता थिए, अहिले सबै त्यो नष्ट हुँदैछ है। अब यसलाई यो त मूल विषय भयो, योसँग लिङ्क अन्य पक्षहरू छन्, जस्तो बहालहरूको कुरा गर्दाखेरि अथवा अघि उहाँले अर्को एउटा शब्द प्रयोग गर्नुभएको थियो के ननीहरूको कुरा गर्दाखेरि हेर्नुहोस् त्यो पाटन दरबार स्क्वायरमा घुम्न जाँदाखेरि सँगै जोडिएको कुरा गरेको नि, कमसे कम सरकारले एउटा कोड बिल्डिङ कोड बनाइदिएको भएदेखि यो दरबार स्क्वायरको वरिपरि बन्ने कुनै पनि नयाँ घरले ट्रेडिसनल नेपाली अथवा नेवारी आर्किटेक्चर मुताबिकै हुनुपर्छ भनेर एउटा बिल्डिङ कोड बनाइदिए भनेदेखि अहिले त्यो त्यस्तो राम्रो दरबार स्क्वायरको वरिपरि पिलर उठाएका घर र ढलान गरेका घरहरू देख्नु पर्थेन नि, पर्थ्यो। सिंहदरबारमा गयो भने कहिलेकाहीँ मलाई मन दुख्छ, तपाईँको सिंहदरबार जस्तो राणाकालीन एउटा विशिष्ट वास्तुकला भएको त्यत्रो दरबार भएको ठाउँमा तपाईँ त्यहाँ संसदको भवन हेर्नुहोस्, तपाईँ त्यहाँ रेडी नेपालको भवन हेर्नुहोस्, सबै तपाईँको पिलर उठाउँदै ढलान गरिदिँदै अहिले बल्ल एउटा नयाँ बिल्डिङ बनाउँदैछ, त्यो चाहिँ सम्भवतः त्यो कोड अनुसार बनाएको छ ठ्याक्कै राणाकालीन वास्तुकलामै। यो मतलब ओपन ठाउँमा रहेका विषयसँग सम्बन्धित अन्य विषयहरू तान्नको लागि भनेको नि, त्यो स्टोरेजहरू गर्दाखेरि यसले पनि त्यसैलाई सघाउ पुर्याउँछ, त्यो तपाईँहरूले जुन मूल विषय उठान गर्ने हो त्यसैलाई सघाउ पुर्याउँछ। अब यी स्थितिहरू चाहिँ धेरै देखिएको छन्, त्यसै भएर यो विषय कसरी डिल गर्ने, कसरी यो महत्वलाई उठाउने र कसरी यसलाई चाहिँ साँच्चीकै रिजल्ट ओरिएन्टेड बनाउने भन्दा अलिकति तपाईँले घरमा बसेर एक घन्टा मात्रै मस्तिष्क, अहिले पाँच मिनट मस्तिष्क ख्याउँदाखेरि त यति धेरै आइडिया निस्किए चारजना बसेर, तपाईँ इमेजिन गर्नुहोस् तपाईँले साथीहरूसँग यसो छलफल गरेर एक्सपर्टहरूसँग अलिकति छलफल गरेर घरमा एक घन्टा समय बिताउनु भयो भने कस्ता कस्ता आइडियाज निस्केला, र त्यो आइडियाजहरू विश्वास गर्नुहोस् दिनदिनै राजनीतिको रिसाइकल थोत्रो स्टोरी सुन्दा 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 थाकेको कानको लागि अथवा थाकेको आँखाको लागि तपाईँले उठाउने यस्ता विषयहरू दीर्घकालीन महत्वका विषयहरू धेरै मान्छेले पढ्छ किनभने मान्छेभित्र त्यो एकदमै हरेक कुरा देख्दाखेरि मान्छेको मनै के भन्छ कुँडी राखेको स्थिति हो कि है। बाहिर गयो बागमती इन्क्रोच भएको छ, बागमती फोहोर भएको छ, कतै त्यति राम्रा दरबार स्क्वायरहरूमा गयो, सबै मनपरि घरहरू बनाएको छ, ठाउँहरू इन्क्रोच भएको छ, तपाईँको मजाको राम्रा राम्रा बगैँचा हुनुपर्ने ठाउँमा सबै डम्पिङ साइट भएको छ, भैँसेपाटीमा तपाईँको 173 रोपनी कि कति जग्गा सरकारले अधिग्रहण गरेर राखेको छ कि, मैले त्यहाँको साथी म त्यहीँ नजिकै बस्छु, मैले त्यहाँको वरिपरिका मान्छेहरूलाई यसलाई इन्टरनेसनल स्ट्यान्डर्डको पार्ट बनाउनु तपाईँहरू लबी गर्नुहोस् भनेर मैले बल गरिराखेको छु त्यहाँ, किनभने भोलि पर्सि आएर त्यहाँ कुन चाहिँ कङ्क्रिटको सांसद भवन अथवा कुन चाहिँ बनाइदिइहाल्छ, देख्नै हुँदैन, खाली ठाउँ त देख्नै हुँदैन, देखियो कि त्यहाँ अझ सकिन्छ ठकठाक गर्न सकिन्छ भने त प्लटिङै गरिदियो सरकारबाट आफ्नो नाममा पारेर, सकिँदैन भने पनि त्यहाँ अब के चाहिँ बिल्डिङ लगेर बनाइदियो हगि। त्यसो हुनाले यस्ता कुराहरूलाई मलाई लाग्छ इट वुड मेक वन्डरफुल स्टोरेज कि, यो मान्छेहरूले हामीले सोच्दै सोचेको छैनौँ, किनभने हाम्रो ध्यानलाई राजनीतिले यसरी हाइज्याक गरिदिएको छ, यसरी तपाईँको के भन्छ नेपालीमा अपहरण गरिदिएको छ कि हाम्रो ध्यान खालि त्यसैको वरिपरि मात्रै घुमिरहेको छ, त्योभन्दा बाहिर हामी जानै सक्दैनौँ, किनभने सिङ्गो नेसनल एजेन्डालाई पोलिटिक्सले हाइज्याक गरिदिएको छ। त्यसो भए त्योभन्दा अलिकति बाहिर गएर हेऱ्यो भनेदेखि यस्ता अन्य धेरै विषयहरू हुन सक्छन्। तर वास्तवमा म त तपाईँहरूसँग आई एम रियली थ्याङ्कफुल यो ओपन स्टेजको बारेमा डिबेट कुरा गर्नको लागि इन्भाइट गर्नुभयो, किनभने मलाई यो असाध्यै मेरो चासोको विषय हो र मैले अहिले पनि केशव स्थापितजीलाई यो भाइकाजीलाई बारम्बार म फोन गरिराख्छु, व्यक्तिगत रूपमै फोन गरिराख्छु र विभिन्न कुराहरू म उहाँहरूलाई सुझाइराख्छु कि अब उहाँहरूले सुन्नुहुन्छ सुन्नुहुन्न त्यो भिन्नै कुरा हो, तर म विभिन्न कुराहरू यो ओपन स्टेजको बारेमा विभिन्न कुराहरू जस्तो मैले अहिले एउटा भनिराखेको कुरा के हो भनेदेखि यो शिक्षा मन्त्रालय जहाँ छ केशर महल सँगै गार्डन अफ ड्रिम्स छ होइन त्यो ओपन स्टेज त्यो गार्डन अफ ड्रिम्सको शिक्षा मन्त्रालय यतापट्टि त्यस्तो गजबको स्ट्रक्चर छ होइन शिक्षा मन्त्रालय त्यहीँ बस्नु पर्दैन नि, त्यो त टुरिस्टहरू त्यत्रो धेरै टुरिस्टहरू आउने साइट हो, त्यसलाई त अगाडिको पर्खाल भत्काएर त्यो शिक्षा मन्त्रालयलाई रिनोभेट गरेर राम्रोसँग त्यसलाई रिस्टोर गरेर त्यहाँ प्रोबब्ली केशर पुस्तकालय छ राम्रो एउटा पुस्तकालय बनाइदियो भने त इङ्ग्लिस सेक्सन पनि नेपाली सेक्सन पनि होस् इङ्ग्लिस सेक्सन पनि होस् मान्छेहरू आएर पढ्ने होस् बीचको तपाईँको त्यो यता गार्डन अफ ग्रिम्सको र त्यो बीचको जुन अल्को पर्खाल छ त्यो पर्खाल भत्काइदियो भत्काइदियो भने त्यो हेर्नुहोस् त सहरको माझमा कस्तो वन्डरफुल स्पेस हुन्छ होइन। अहिले भाइका के अरे केशव स्थापितजीलाई अस्ति मैले भेट्दा भन्दै थिएँ अब तपाईँहरू त्रिचन्द्रको कोही पढ्नु भएको छ कि छैन यो रानी पोखरी छेउको उहाँले पहिला नै एफर्ट गर्नुभएको रहेछ, प्रकाश चन्द्र लोहनी चाहिँ आवास तथा भौतिक योजना मन्त्री हुनाले उहाँले मेरो बुवाले गरेको नेपालको पहिलो कंक्रिटको भवन यो टिसी त्रिचन्द्र कलेज त्यसो हुनाले हेर्नुहोस् योसँग मेरो भावनात्मक सम्बन्ध गाँसेको छ नवत गाउँ भन्नुभएको छ अनि मैले भनेको अब त उहाँ हुनुहुन्न तपाईँले त्यो त्रिचन्द्र कलेजलाई सारेर त्यो सम्पूर्ण भित्रको वाइयाद बिल्डिङहरू छ नि जुन रानी पोखरीसँग जोडिएको यतापट्टि त घण्टा गरेर राम्रो बिल्डिङ आर्किटेक्चरली राम्रो बिल्डिङ छँदैछ त्यो पुरै स्पेस खाली गर्यो भने कस्तो होला त्यो ठाउँ भन्नुहोस् त त्यस्तो ठाउँमा
गदेशाले यो बारेमा सर केही समाचार आएको थियो, समाचार आउने बित्तिकै त्यहाँ चाहिँ स्टुडेन्टहरूले यहाँबाट यो क्याम्पस हटाउनु हुँदैन भनेर त्यहाँ दुई तिन घण्टा टायर भएर
होला होला त्यो त यहाँ त अब अहिले त हेर्नुहोस् हामीले संचार माध्यमहरूले हामी खुब चेतना बढायो भनेर गर्व गर्छौँ गाउँ गाउँमा, मैले चेतना होइन उत्तेजना बढायो भन्ने गराउँछु कि सबै संचार माध्यमहरूले देशमा यति धेरै पत्र पत्रिका यति धेरै टेलिभिजन यति धेरै रेडियो स्टेसनहरू यसले मान्छेको चेतनाको स्तर खुब बढाएको छ भनेर हामी गर्व गर्छौँ, तर चेतना होइन उत्तेजनाको स्तर चाहिँ खुब बढाएको छ नेपालमा संचार माध्यमले। त्यसै हुनाले अब यो समस्याहरू त छँदैछ यसलाई डिल गर्ने, तर भनाइको मतलब के भने यो विविध एस्पेक्ट छ जसले तपाईँहरूमध्ये कोही काठमाडौँको हुनुहोला कोही काठमाडौँको नहु उपत्यकाको नहुनुहोला तर धेरै तपाईँहरूको कर्मथलो त धेरै जसो काठमाडौँ नै हुन्छ, यो देशको राजधानी पनि हो, त्यसै गरी अरू देशका विभिन्न ठाउँको पनि विषय उठान गर्न सकिन्छ, तर यही राजधानीकै विषयमा पनि यो खुला क्षेत्रहरूलाई लिएर विभिन्न स्टोरिजहरू र विभिन्न एङ्गलबाट कसै कुनै यो नीतिगत तहमा दबाब दिने कुनै मान्छेको संवेदनालाई छुने हिसाबले उठाउन सकियो भनेदेखि धेरै राम्रो हुन्छ। र मेरो अपेक्षा चाहिँ के हो भनेदेखि तपाईँहरूले अहिले एकछिन पाँच मिनट एक्सर्साइज गर्दा तिन तिनवटा चार चारवटा स्टोरीको एङ्गल्सहरू निकाल्नु भयो, यसलाई अलिकति एक्सर्साइज गरिदिनु भयो अलिकति एक दुईजनासँग एक्सपर्टहरूसँग कुरा गरिदिनु भयो र दसवटा स्टोरीको एङ्गल बनाउनु भयो र आफ्नो संचार माध्यममा ल म केही समयको लागि चाहिँ म यसैमा मात्रै फोकस्ड हुन्छु भन्नुभयो भने ट्रस्ट मी तपाईँले त्यो दसवटा स्टोरी गरिसकेपछि यु विल फिल डिफरेन्ट, किनभने त्यसको इम्प्याक्ट हुन्छ हुन्छ गर्यो भने, तर एउटा मात्रै उठाएर छोडिदिनु भयो भनेदेखि त्यसको इम्प्याक्ट हुँदैन। त्यसो हुनाले अब समय पनि धेरै छैन, अरू बाँकी पाँच मिनट चाहिँ केही क्वेसन आन्सर छ भनेदेखि त्यो गरौँ।
अलिकति यो न्युजको प्रभावको विषयमा सरले चाहिँ अलिकति अंश भन्ने मैले थालेको थिएँ, त्यो अलिकति चाहिँ सरको सायद लास्टमा दिनुहुन्छ होला, र एक दुईवटा पक्षहरू जस्तो चाहिँ न्युजको प्रभावको विषयमा जुन कुरा गरिराख्नु भएको छ र फलोअपको जुन कुरा गर्नुभएको छ, रियली फलोअप त चाहिँ चाहिन्छ नै, तर चाहिँ फलोअप गर्दा गर्दा पनि चाहिँ जुन नसुन्ने पनि भाइ छन् जस्तो भर्खर भर्खर यहाँनिर त्यो रानी पोखरीको सन्दर्भमा कुरा गर्नुभयो, हामीले दर्जनपल्ट रिपोर्टिङहरू गर्यौँ, त्यसमा काठमाडौँ नगरपालिका यसमा मैले काठमाडौँ नगरपालिकाको सूचनालाई प्रेजेन्टेसन गर्ने भाव भएर त्यसरी कार्ययोजनाहरूसँग म नजिक पनि छु र त्यसका चाहिँ इम्प्लिमेन्टेसनका फ्याक्टरहरूमा पनि मैले चाहिँ निकै गर्नु सक्ने काम गरिरहेको छु, मन दिए भर्खर त्यसको भर्खर मात्रै हामीले चाहिँ एउटा रिपोर्टिङ गर्ने भएको थियो, त्यसलाई कम्प्लिट गर्न सकिएन। अब छ के भन्दाखेरि तपाईँको चाहिँ त्रिचन्द्र क्याम्पसको कुरा छोडिदिनुहोस्, ह्युमन इन्जिनियर्स एसोसिएसन भन्ने
हो
त्यो इन्जिनियर्स एसोसिएसनलाई त्यहाँबाट हटाउनु हुँदैन भनेर चाहिँ प्रधानमन्त्रीको कार्यालयबाट काठमाडौँमा गरेर कोना छ भनेको, अब हामी चाहिँ पोलिटिकल्ली कहाँनिर छौँ भन्ने खालको कुरा चाहिँ त्यो एउटा महत्त्वपूर्ण कुरा र छेउमा तपाईँको चाहिँ यो महानगरी प्रहरी आयुक्तको कार्यालय छ, त्यो सेम त्यो चाहिँ सरकारी इन्टिटी नै हो, सरकारी इन्टिटीलाई त्यो मास्टर प्लानमा के भनेर सरकारी ग्रुप पद्धतिले चाहिँ त्यहाँ मुद्दा हालेको थियो त्यसको चाहिँ प्राकृतिक स्वरूपको स्वीकार गर्नको लागि त्यही मुद्दाले सर्वसाधारणले त्यहाँ वरिपरिको संरचना अथवा भत्काउनु भनेर त्यो फैसला पनि गरिसकेको
पछि भत्काउनु भनेर फैसला गरेको थियो सर।
तर त्यति हुँदा हुँदै पनि तपाईँको त्यो चाहिँ भनौँ न सरकारी इन्टिटीसम्म त भनौँ न हटाइसकेको छैन भनेपछि अब हाम्रो न्युजको प्रभाव तपाईँको चाहिँ हामीले कहाँनिर चाहिँ पुर्याउनु पर्ने हो भन्ने खालको कुरा चाहिँ त्यो प्रभावको मैले चाहिँ सन्दर्भ गर्नु खोजिरहेको र अर्को सँगसँगै कुरा के भन्दाखेरि तपाईँको चाहिँ यो पोलिटिसियनहरूको चाहिँ सामाजिक मनोवृत्ति हामीले चाहिँ जस्तो अब हामी भनौँ न न्युजकर्मीहरूले पनि अथवा हामी समाचार त्यही क्षेत्रमा काम गर्ने मान्छेहरूले पनि तपाईँको चाहिँ बारम्बार त्यही पोलिटिसियनहरू तपाईँले सुरुमै भनिसक्नु भएको छ कि उसले रिपिटेसन गर्न आएको न्युजलाई हामीले चाहिँ भनौँ न प्रायोरिटी दिइरहेको छौँ। हामीले त्यो बाहेक विकास पत्रकारितालाई र विकासको अन्य चाहिँ के अरे विधावत पत्रकारिताहरूलाई हामीले फसमा दिएकै छैन। त्यो चाहिँ आम संसारका माध्यमहरूको तपाईँ यसै गरी जसरी हामीले समाचार लेखनमा काम गरिरहेको साथीहरू है आज बसेर कुराकानी गरिरहेको छौँ त्यसै गरी तपाईँको डेस्कमा बस्ने र तपाईँको चाहिँ त्यो लेभलमा बस्ने मान्छेहरूलाई पनि त्यो चाहिँ चेतनाको नोकरी छ र र अर्को कुरा के हो जस्तो यहाँले भन्नु भएको छ इम्प्लिमेन्टेसनको कुरा जस्तो चाहिँ के अरे पाटन दरबारको छेउमा चाहिँ त्यो एउटा चाहिँ भनौँ न दरबारको छेउमा स्ट्रक्चर बनाउँदाखेरि प्राकृतिक भनौँ त्यो पुरातन बानी भइरहेको थियो भन्ने खालको कुरा त्यो उल्लेख नभएको युनेस्कोको उसको चाहिँ सूचकाङ्कमा तपाईँको प्रश्न रूपमा लेखेको छ 100 मिटर आसपासमा तपाईँको त्यो खालको संरचना उसले चाहिँ कङ्क्रिट खालको संरचना बनाउनु पाउँदै पाउँदैन तर बनाइराखेको छ इम्प्लिमेन्टेसन गर्ने निकायसँग फेरि यता पोलिटिक्स हुन्छ त्यसले अर्को चाहिँ प्रभाव पाइरहेको छ। तपाईँ इभन हनुमान ढोका दरबार क्षेत्रमा प्रवेश गर्ने द्वारमा तपाईँको चाहिँ दर्जन परि चाहिँ के अरे होर्डिङ बोर्ड रहेछ सूचकाङ्कले के भन्दैन भन्दाखेरि त्यहाँ होर्डिङ बोर्ड राख्न पाइन्छ भनेर भन्नुभयो। उसले के भन्छ भन्दाखेरि एक्सिस पनि 100 मिटर टाढा राख्नुपर्छ त्यहाँबाट भनेर आएको
छ
तर त्यहीँभित्र प्रवेश गर्ने ठाउँमा राखिरहेको छ के अरे काठमाडौँ महानगरपालिकाको युद्ध दरबार नियन्त्रण त्यहीँ छ म
काठमाडौँ महानगरपालिकाको बुझेँ है त तपाईँले अहिले जे विषयहरू उठाउनु भयो नि अब तपाईँको जस्तो पोलिटिकल लेभलमा अलिकति अनेस्टी नभइकन यी विषयहरूलाई कसरी डिल गर्ने भन्ने कुरा तपाईँले
पोलिटिसियनहरू जस्तो चाहिँ पोलिटिसियनहरूले जे भने पनि तपाईँको चाहिँ गलतै कुरा गरे पनि तपाईँको मिडियाबाट उनीहरूलाई चाहिँ भनौँ न जसरी चाहिँ बढाउने काम भइरहेको छ नराम्रो कुराहरूले पनि उनीहरूले भनौँ न सामाजिक रूपान्तरणका लागि नेगेटिभ इम्प्याक्ट खेल्ने खालका कुराहरू गरे पनि त्यसलाई भनौँ न प्रवर्धन गर्ने खालका कामहरूको दिनजेलसम्म हुन्छ त्यो दिनजेलसम्म चाहिँ न्युजको प्रभाव जो पोजिटिभ न्युजहरू हामी गर्छौँ जस्तो नेगेटिभ न्युज बनाएदेखि म आफै भनौँ डेली प्रोग्राम प्रोडक्सन गर्छु नेगेटिभ न्युज बनायो भनेदेखि तपाईँको प्रदर्शन बढी चाहिँ त्यसका इम्प्याक्टहरू आइरहेको हुन्छ पोजिटिभ न्युज बनायो भनेदेखि जति कम्पिटेटिभली त्यस्तो खालको चाहिँ आएको हुँदैन पोजिटिभ न्युजलाई तपाईँको चाहिँ प्रभाव राख्ने गरेको चाहिँ शैली एउटा चाहिँ समग्र पत्रकारिता कसरी विकास गर्नु पर्ला त्यो चाहिँ अब आम नेपाली पत्रकार जगतमा पत्रकारितामा एउटा चुनौती
मैले बुझेँ तपाईँले विकास पत्रकारिता भन्नुभयो होइन म चाहिँ अहिले विकास पत्रकारिता भन्दा एक कदम अगाडि बढेर परोपकारी पत्रकारिताको कुरा गरिरहेको छु फिलान्थ्रोपिक जर्नलिज्म भनेर तपाईँहरूमध्ये कसैले पढि पनि राख्नु भएको होला मैले हिजो मात्रै अस्ति मात्रै पनि त्यो उज्यालोमा पनि कान्तिपुर एफएममा पनि त्यो ब्ल्याक एन्ड व्हाइट टेलिभिजनमा पनि विभिन्न ठाउँमा त्यो कुरा त्यो फिलान्थ्रोपिक जर्नलिज्म मैले भनेको के हो भने परोपकारी पत्रकारिता भनेको चाहिँ विकास पत्रकारितासम्मले के गर्छ भने विषयको उठान गर्छ र त्यो नीति निर्माताको ध्यान पुगोस् भन्छ र त्यहीँ छोड्छ कि यस्तो समस्या छ। परोपकारी पत्रकारिताको एउटा उद्देश्य त्योभन्दा नै एक कदम अगाडि बढ्नुपर्छ भनेको चाहिँ के भने त्यसले सम्बोधनका उपायहरूलाई पनि सुझाउँछ र सम्बोधन डाइरेक्टली सम्भव भएको ठाउँमा आफैले डाइरेक्टली इन्टरभ्यु गर्न प्रयास पनि गर्छ होइन त्यो विषयमा अहिले प्रवेश नगर्नु। तर तपाईँले भनेको एउटा महत्त्वपूर्ण कुरा के हो भने दसवटै लेख्यौँ रे तर जहाँ पोलिटिकल लेभलमा मान्छेले सिरियसली लिदिँदै लिदिँदैन र त्यहाँबाट इन्टरभ्यु गरेर हुनुपर्ने कुरा पनि नहुने गरिदिन्छ त्यहाँ के गर्ने त्यहाँ अब हात खुट्टा छोडेर ल यो त कामै छैन भनेर म त जान्छु यस्तो देशमा के बस्नु भनेर विदेशी नै कि अथवा यस्तो काम पत्रकारिता गरेर के काम भनेर अन्त्यतिर लागे होइन त्यसरी पलायनवादी भएर अथवा भागेर त समस्याको समाधान हुँदैन। हामीले के सोच्नु पर्यो भनेदेखि 95% हामीले उठाएका राम्रा मुद्दाहरू एड्रेस नभएका होलान् तर 5% मुद्दाहरू एड्रेस भएका ठाउँहरू त छन् नि त कैयौँ मिडियाबाट दबाव परेर साँच्चीकै पोलिसी लेभलमा परिवर्तन गर्नु परेका विषयहरू त 5% त होला नि होइन। त्यसो हुनाले आशावादी के हुनु पर्यो भने तपाईँले लेखेको कुराले तपाईँले गर्न खोजेको प्रयासले अहिले भनेको कुरालाई पुनः किन नउठाउने तपाईँले अहिले जति कुरा मलाई भन्नुभयो एउटा तपाईँ कुन मिडियाबाट
म काठमाडौँ
कहाँ के प्रोडक्सन गर्नुहुन्छ
ए
हार्नु काठमाडौँ हो. अब जस्तो अरू साथीहरूले पनि सुनिराख्नु भएको छ होइन, तपाईँहरूले त्यहाँबाट यो विषयलाई निरन्तर उठाउने हो, अर्को त उपाय नै छैन, कि त छोडिदिनु पर्यो कि त यी यस्ता इन्टरेक्सन नै नगर्नु पर्यो.
प्रभाव काठमाडौँकै गएको छ जस्तो निरन्तरीय हुन्छ, भर्खर मात्रै हामीले अनन्तनगर क्षेत्रको पेजको पनि जग्गाको सार्वजनिकरण प्रधान न्यायाधीशसम्मको पनि उहाँले फोनलाई हेडलाइन न्युजमा उहाँले निकाल्नुभयो. अब त्यसले तपाईँको कस्तो छ भने तपाईँको पोलिटिसियनले जसले अपराध गरिरहेको छन् अथवा जसले भनौँ सामाजिक रूपान्तरणमा बाधा पुर्याइरहेका छन् तिनीहरूलाई नै संरक्षण गरिसके पछाडि हाम्रो न्युजको प्रभाव कहाँ लिएको हुन्छ.
अनि त्यसपछि तपाईँले त्यसरी संरक्षण गरिराखेको देखिएको छ भनेर आफ्नो न्युज गर्नुभयो कि भएको
भन्छु होइन. जस्तो मैले फर्स्टमा चाहिँ त्यही सोध्ने जग्गा चाहिँ हाम्रो पूर्व प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ लगायतका व्यक्तिहरूले यो अनामको धोबी खोलाको जग्गा जुन त्यो खोलाले बाह परिवर्तन गरेपछि बाँकी बसेको त्यही सोध्ने जग्गा छ, त्यो अधिक्रमण गर्नुभएको छ
रामप्रसाद श्रेष्ठ समेत.
रामप्रसाद श्रेष्ठ त्यो आफ्नो जग्गा थियो त्यहाँ, अनि त्यो जसको जग्गा त्यो खोलामा पर्थ्यो सबैले त्यो अनि खोलाको जग्गा घुसाउनु भयो क्या आफ्नो, त्यो उहाँले यति तपाईँ गर्नुभयो कि लिगली डकुमेन्ट पनि बनाउनु भयो क्या. अब उहाँ त सर्वोच्चमा हुनुहुन्थ्यो, त्यहाँबाट पनि मिलाउनुभयो
सर्वोच्चमा,
त्यो सबै सरियारहरूले पनि त्यो आफ्नो नाममा पारे मिलाए. त्यसपछि भन्नाको के भयो भने 60 सालमा त्यो भयो, 60 सालमा सबैले आफ्नो नाम गरिसकेपछि फेरि 63 सालमा एउटा आयोग बन्यो त्यही जग्गा जमिनको विषयमा खोजबिन गर्नको लागि. त्यसले चाहिँ त्यो धोबी खोलाकै जग्गा हो भन्यो आयोगले पनि, र पछि 65 सालमा फेरि अख्तियारले पनि निर्णय गरेको छ त्यो धोबी खोलाकै जग्गा हो भनेर. तर त्यो जग्गा उहाँले अहिले पनि निर्वाचन रूपमा भुक्तान गरिरहनु भएको छ निजी आफ्नै लालपुर्जा. त्यो न्युज लेखिसकेपछि उहाँहरू रामप्रसाद श्रेष्ठकै छोरा आउनु भएको थियो हाम्रो अफिसमा आएको जग्गामा, उहाँले लालपुर्जा लिएर आइदिनु भयो, लालपुर्जामा उहाँहरूको नाम छ है, उहाँले त्यो जग्गा आफ्नै भनेर दावी गर्नुहुन्छ.
अब यो त तपाईँको एउटा इन्सिडेन्ट भएन, यो काठमाडौँभरि त्यस्ता इन्सिडेन्ट सयौं इन्सिडेन्टहरू छन्.
यसको कुरा गरौँ, अब जब चाहिँ अख्तियारले अथवा चाहिँ कुनबाट त्यो चाहिँ खोलाकै जग्गा भन्यो त्यो लाल पुरा निष्क्रिय भइसक्यो, मालपोट एनमा जग्गा प्राप्ति जग्गा सम्बन्धी नापदान एनमा सार्वजनिक जग्गा कुनै पनि व्यक्तिले त्यो चाहिँ गरेको प्रमाणित त्यो नाममा राखेको छ, र पहिले यो चाहिँ सार्वजनिक जग्गा थियो भने प्रमाण गर्न सक्यो भने त्यसको चाहिँ निष्क्रिय हुन्छ. मालपोटले लेख्नु गर्नु
पर्यो,
मालपोटले यसलाई बर्डर गरेर उसको
होइन यो कुरा बुझियो होइन. जस्तो तपाईँले कम्प्लिट गर्ने टाइम कम भए हुनाले योभन्दा अगाडि यसलाई लानु पर्दैन भन्न, तपाईँले जे भन्न खोज्नुभयो नि त्यो उदाहरण यो त तपाईँले रिपोर्टिङ गरे हुनाले तपाईँलाई थाहा भयो यसको डिटेल्स होइन. यस्ता उदाहरण काठमाडौँभित्र कम से कम 1000 होला.
त्यो भइसकेपछि मैले फेरि फलोअप गरेँ, मैले इनफ प्रुफहरू जुटाएर त्यो जग्गा चाहिँ सरकारी नै हो, धोबीखोलाकै जग्गा हो, उहाँहरूले अतिक्रमण गरेर आफ्नो बनाएको हो भनेर न्युज देखेँ. त्यसरी उहाँहरू चुप्लाएर बस्नुभयो, अब पोलिसी लेभल रोड हेर्ने पनि हेरिदिनु. अब हामीले के गर्यो
भने
बदर गरिदियो भन्नु त अब पत्रकारले जाने कि नजाने आफू आफूले त्यसो गर्ने कि नगर्ने. तर तपाईँले के चाहिँ गर्नुहुन्छ भने मालपोतमा यसरी मैले यो निकाय अब सम्बन्धित त्यसका निकायहरू पक्षहरू कुन कुन हुन्, एउटा मालपोत होला, अर्को अख्तियार होला, अथवा अर्को भूमि सुधार होला, अथवा सिडिओ कार्यालय होला, अथवा गाविस होला, कुन कुन पक्ष छ होइन, ती पक्षहरूलाई तपाईँले लेखेको स्टोरी लिएर जानु पर्यो र देऊ मलाई जवाफ भन्नु पर्यो. त्यो चाहिँ तपाईँको दायित्वभित्रको कुरा पर्यो. तपाईँको दायित्वभित्र के चाहिँ परेन भने मालपोतमा गएर लबदर गरिदेऊ भन्न चाहिँ तपाईँको दायित्वभित्र परेन. तर तपाईँको दायित्वभित्र के पर्यो भने यो ओपन स्पेसै हो, यो सरकारी जग्गा हो, यो यस्तो यस्तो भएको हो, उहाँले भने जस्तो उनीहरूले लालपुर्जा त लिए होला तर यति सालको ऐनले यसलाई यसरी बदर गर्छ, मैले यसरी स्टोरी लेखेँ तिमीहरूले प्रतिक्रिया पनि दिएको छैन, ल जवाफ दे भन्नु पर्यो.
जहाँ कुरा चाहिँ के उठ्यो भने प्रभाव परेछ भने त्यहाँ प्रशस्त प्रभाव परेछ र तपाईँको न्युज लेखेर यो सबै कुरा भएर अख्तियारको ध्यान आकर्षण भएको छ, अख्तियारले मात्र निर्देशन जारी गरेका छ भले कुनै पनि दिनमा त्यो त्यो जग्गा इन्क्रोचमेन्टलाई हटाउने आधारहरू खडा भएको छ. र अर्को कुरो सरकारको प्रभाव भनेको त सामाजिक प्रभाव पर्छ नि, मान्छेले अब यो कुरा थाहा पाए हिजो म त के अरे एकदमै क्लिन भएको प्रधान न्यायाधीशले पनि त्यसो गरेँ भनेर यस्तो मान्छेले त भन्नु थाले भनेको होला, उमा चाहिँ थुप्रो प्रभाव परेको छ, प्रभाव नपरेको चाहिँ होइन.
यहाँ त कस्तो भने इङ्ग्लिसमा एउटा भनाइ छ कि पेन एन्ड सेम ओन्ली हर्ट्स वान्स भनेर भन्छ, लज्जा र पीडाले एकचोटि मात्रै दुख्छ अरे मान्छेलाई. हाम्रो के भइसक्यो भने त्यो लाज यसरी पचिसक्यो नि, लाजै लाग्न छोडिसक्यो, भएको त्यो हो, प्रभाव नपरेको होइन. प्रभाव नपरे अब तपाईँको अफिसमा किन आउनुहुन्थ्यो उहाँको छोरा होइन,
तर त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा चाहिँ आफूले त्यसलाई पर्सिस्टेन्टली लाग्ने हो. त्यसमा तपाईँको 90% तपाईँको फेल हुनु होला, तर 10% मात्रै सक्सेस भयो भने पनि इट्स अ बिग सक्सेस. किनभने हाम्रो देशको जुन किसिमको राजनीतिक परिस्थिति छ, त्यसमा जुन किसिमको राजनीतिक इन्टरभेन्सन हुन्छ होइन, त्यो ठाउँमा तपाईँको कामहरू गराउन र तपाईँको पत्रिकामा गरेका काम लेखेका कुराहरूबाट अथवा रेडियो टेलिभिजनमा बोलेका कुराहरूबाट परिणाम निकाल्न धेरै गाह्रो छ. तर धेरै गाह्रो छ भनेर भाग्ने कुरा होइन, र गर्ने ठाउँहरू चाहिँ रहन्छ. जस्तो तपाईँलाई मैले भने नि, तपाईँ अब त्यस्तो राम्रो स्टोरी गरिरहेको छ भने गर्नुहोस् न, तपाईँ जानुहोस् त्यहाँ सम्बन्धित 3-4 निकाय भेटाउनुहोस्, गएर सोध्नुहोस् यति लेख्दाखेरि पनि के गरेर बसिरहेको छु, सम्बन्धित सचिवलाई गएर होइन, सचिव भने त निकै माथिल्लो ओहदाको मान्छे हो नि त, सचिवलाई गएर निमट्नुहोस् काम होइन.
डकुमेन्ट तयार गराएको छ जस्तो उहाँले भनिसक्नु भने, डकुमेन्ट त्यतिखेर वडा अध्यक्ष गोपाल जोशी भन्ने हुनुहुन्थ्यो, तर उहाँहरूले अर्को वडा अध्यक्ष खडा गरेर तपाईँले डकुमेन्टहरू तपाईँले आफ्नो फर्म बनाइसक्नु भएको छ नि,
त्यही त बनाइसक्नु क्वेसन गर्ने ठाउँ त भयो नि. तर अब हामी यहाँ मसिना डिटेल्सहरूमा नजाउँ होइन, मसिना डिटेल्सहरूमा
गर्ने लक्ष्य
त्यही लक्ष्य तपाईँले डकुमेन्ट बनाए पनि उहाँले भने अनुसार यदि त्यो हो भने र त्यो किसिमको कानुन हुनुपर्छ पक्कै पनि. ओपन स्पेस कसैले अतिक्रमण गरेर आफ्नो नाममा बनायो भने त्यसलाई पुनः दावी गर्ने पक्कै पनि प्रावधान हुनुपर्छ.
नाति 2034 सचिव केही आधारमा जनकपुर अस्ति पोखरीहरू 30 वर्ष
अहिले हामी अहिले उहाँको विषयमा चाहिँ रेगुलेटर अथोरिटीहरूको के छ पब्लिक स्पेसको लागि हामी छलफल गर्छौँ. अहिले अब अलिकति समय सकियो, तर तपाईँहरू जस्तो मान्छेहरूले चाहिँ यो विषयहरूलाई तपाईँहरूले त उठाइ नै राख्नु भएको रहेछ, जुन एकदम राम्रो कुरा हो. र अहिले केशव स्थापित अलिकति उहाँका अब केही कुराहरू होलान् नहोलान् त्यो भिन्दै कुरा हो, तर गरौँ भन्ने भावना भएको मान्छे चाहिँ हो. यो विषय जस्तो बेलामा उठाएका विषयहरूको केही प्रभाव चाहिँ पर्न सक्छ कि कि केही उपयुक्त, तर उहाँको यदि धेरै आइडिया छ कि दिमागमा, मैले उहाँलाई तपाईँ यो प्रधानमन्त्रीको राहत प्याकेज जस्तो छरपष्ट नबनाउनु साथलाई एकदम फोकस भएर काम गर्नुहोस् भनेर भने, अब उहाँको 10 त्यो 100 आइडिया छ दिमागमा, कुन चाहिँ आइडिया इम्प्लिमेन्ट हुने हो थाहा छैन है, तर पनि अलिकति गर्ने ठाउँ हुने सम्भावना छ. त्यसो हुनाले तपाईँहरूलाई शुभकामना, यो विषय उठोस् र आउँदो दिनहरूमा मैले सुन्न पढ्न हेर्न पाऊँ, अलिकति मन पनि खुसी हुने थियो त्यसो भए है. हस् हस् धेरै धेरै धन्यवाद है त
रविन्द्रजीलाई धन्यवाद. चिया लिँदै सुने पनि हुन्छ, चिया अघि के हो त्यो के हो है. अब म हाम्रो सूर्यबहादुर साङ्गे छेत्रीलाई म यहाँ आफ्नो सूर्यभक्त यो पत्रिकाको तपाईँको प्रभाव नपरेको होइन, एकदमै धेरै प्रभाव परेछ. अब एकैचोटि हामी रेगुलरिटी अथोरिटी नभएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ हाम्रो कामै लेखिराख्ने हो, र बोल्नेले बोलिराख्ने, रेडियोमा बोल्ने मान्छेले बोलिराख्ने, र लेख्नेले लेखिराख्ने, र त्यसले गर्दाखेरि यति ठुलो जनमत खडा गरेको छ त्यसले. म जस्तो मान्छेले थाहा पाएँ, तपाईँ लेखेर थाहा पाएँ नि, नौ कसरी थाहा पाऊ. मेरो घर छेउको मान्छेले अस्ति एकजना भाइले कुरा गर्दै हुनुहुन्थ्यो, ओके कानुन पढेर यत्रो क्लिन के अरे जज भन्ने मान्छेले यस्तो गर्दो रहेछ हेर अङ्कल भन्दाखेरि कसरी थाहा पाएँ, तपाईँ लेखेर थाहा पाएँ. त्यो भनेको प्रभाव हो. अब हामीले त लट्ठी लिएर मुङ्ग्रो जाँदा केही मैसा जस्तो बसेन जस्तो गर्न सक्दैन, डोजर लिएर
त्यो त के हुन्छ भने जस्तो त्यो जसले थाहा पायो उसले त्यतिपछि बिर्सेर जान्छ, त्यो लेखक बढी जो होइन उसले त्यसलाई एक्सन लिएर हो नि त्यो इफेक्टिभ हुन्छ भन्ने
होइन. भोलिको छ त्यो त्यो यस्तो उसको थाहा पाएको कारणले गर्दाखेरि त्यो माथि त्यो लिगल बडीलाई अथवा महेश बहादुर बस्नेतहरू जस्तो जसको जिम्मेवारी पक्ष छ ती मान्छेहरूलाई यसो गर भनेर दबाब परेको हुन्छ, हामीले थाहा पाउँदैन किनभने, तर त्यसले महसुस गरिरहेको छ नि त्यो भित्रै ऊ सायद सुत्नु सकेको छैन होला त्यो मान्छे, त्यो महेश बहादुर बस्ने मान्छे सम्भवतः.
मलाई दिएको टपिक सबभन्दा पहिले सबैलाई पुनः नमस्कार. मलाई दिएको टपिक छ रेगुलेटरी फ्रेमवर्क र डिजास्टर रिस्क म्यानेजमेन्ट ओपन स्पेसेस यससँग कसरी रिलेटेड छ भन्ने कुरामा भयो, त्यसैमा म कन्सिडर गर्छु. र अलिकति जाने सायद हाम्रो मोहनजीले गरेकोमा केही कम्प्लिमेन्ट गर्छु होला, मैले पनि अलिकति ओपन स्पेसेस के हो किन अलिकति ब्याकग्राउन्डको रूपमा त्यो ल्याएको छु. हामी कहाँ कस्तो किसिमको ओपन स्पेस छ, इन्टरनेसनली कसरी एक्सेप्टेड छ ओपन स्पेसेस भन्ने कुराहरू, अनि पछि गएर म चाहिँ हाम्रो ओपन स्पेसको स्ट्यान्डर्ड कसरी छ हाम्रो सहरमा कति हुनुपर्ने हो, त्यसपछि हाम्रो किन चाहिन्छ र यसका लिगल एस्पेक्टहरू जुन अहिले भएका लास्टमा आएका क्वेसनको पनि समाधानको उपायहरू हुनसक्छ यसमा। र अनि अर्को कुरा मेरो पर्सिस्टेन्ट चाहिँ रिक्वेस्ट तपाईँहरूमा अघि हाम्रो रविन्द्रजीले भने जस्तै दुई तिनवटा कुराहरू चाहिँ भाइसँग मेरो रिक्वेस्ट पनि छ हाम्रो ओपन स्पेसलाई बढाउने र जगाउने कुरामा। यो अब म अलिक डिटेलमा जान्दैन है, अघि हाम्रो मोहनजीले भनिसकेका छ वाट इज पब्लिक ओपन स्पेस भनेर होइन, यो चाहिँ तपाईँको सबैको लागि जहिले पनि जान पाउने गरिकन होइन त्यहाँ हरेक किसिमको एक्टिभिटी हुनसक्छ, कुनै वर्ग कुनै कास्ट कुनै चाहिने त्यसको लागि भनेर छुट्याए हुँदैन, जो पनि जान पाउँछ होइन। यो कुराहरूमा अलिकति त्यो हुनुहोस् होइन। र हिस्टोरिकली ओपन स्पेसेसहरू पब्लिक स्पेसेस हेज बिन लिमिटेड टु टाउन सेन्टर, सहरको सेन्टरमा नेबरहुड प्लाजाजहरू अघि उहाँले भन्नुभयो चोकहरू होइन, त्यसपछि टेम्पल स्क्वायर्सहरू र त्यो जेनरली चाहिँ हाम्रो सेन्ट्रल मोनुमेन्ट अथवा सेन्ट्रल चाहिँ दरबारको वरिपरि नै बढी कन्सन्ट्रेट हुने अनि त्यसपछि त्यो अलिकति ग्रेजुअली स्मलर स्केलमा डिफ्युज हुँदै जाने होइन। इट इज चाहिँ पोलिटिकल एरेना सोसियल एरेना र कल्चरल एरेना यो रूपमा रहन्छन् होइन। यो ओपन स्पेसेसहरू ग्रिन पार्क पनि हुनसक्छ, अघि मन्जीले भनेको म अलिकति डिफर गर्छु, हाम्रो पोन्डहरू रिभरहरू पनि ओपन स्पेसेस। ओपन स्पेस भने त्यस्तो हो कि जुन स्पेसमा पक्की निर्माण कहिले गर्न पाइँदैन, जुन स्पेस ओपन टु द स्काई, दिज आर अल ओपन स्पेसेस। अनि दो स्पेसेस वेयर पब्लिक क्यान इजिली एसेस वेन युवर डे लाइक वेन युवर डे वान्स होइन, त्यो कुरा हो। त्यसपछि अब यो ओपन स्पेसको डिस्ट्रिब्युसन यसरी हुनु उपयुक्त हुन्छ बस्तीको नजिक, किनभने जहाँ बस्ती छ त्यहाँ नै पोलिटिकल सोसियल र कल्चरल एरेना हुन्छ होइन, सोसियल आवश्यकता त्यहाँ हुन्छ, त्यो बस्तीभन्दा टाढा भएको त्यसको कम हुन्छ। तर कतिपय बस्ती टाढा भएको पनि कहिले कहिले सहरले युज गर्छन्, उदाहरणको लागि हामी दक्षिणकाली बज्रबाराई सूर्यविनायक यो सहरभित्र छैनन्, तर सहरवासीहरूको बिराको दिन मनाउने ठाउँ कहाँ छ, पिकनिक गर्ने ठाउँ, रिक्रिएसन गर्ने ठाउँ, दिज आर ओपन स्पेस। त्यस कारण द्याट सराउन्डिङ एरिया विच इज नट इनसाइड द अर्बन एरिया बट इट मे प्ले ओपन स्पेस होइन। त्यस अब हाम्रो प्रब्लमहरू के हो त ओपन स्पेसेसमा, हाई डेन्सिटी अर्बन एरिया छ तर हामी चाहिँ ओपन स्पेसेस दिन पर दिन हामी डिप्राइभ हुँदैछौँ। सेकेन्ड, ओभर फ्रेगमेन्टेड नेचर अफ ओपन स्पेसेस, हाम्रो ओपन स्पेसेस त्यो टुक्रा टुक्रा हुन यति सानो सानो भइसक्यो कि जुन जुनको चाहिँ यो उपयोगिता नै अब असाध्यै कम हुन थाल्यो। अनि चाहिँ इमर्जेन्सीको बारेमा कुन चिज चाहिँ हामीलाई इमर्जेन्सीको बेलामा दुई किसिमलाई आवश्यक पर्छ, एउटा चाहिँ हामी डिस्प्लेस भएका होमलेस भएकाहरूलाई राख्नलाई, अर्को त्यस्तो इमर्जेन्सी डिजास्टर्सले गर्दाखेरि घाइते भएकालाई औषधी उपचार गराउन र औषधी उपचार गर्ने टिमहरू बस्न अथवा उद्धार गर्ने टिमहरू बस्न पनि त्यही ठाउँहरू चाहिन्छ ओपन स्पेसेसहरू, किन हाम्रो भएका संरचनाहरू अर्थक्वेकले अथवा त्यस्तै अरू कुनै जसले बिगारेको अवस्थामा हामीलाई त्यस्तो ओपन स्पेसेसहरू एक त बचेको मान्छेलाई घरबार बिन भएका राख्नलाई, अर्को त्यो बचाउन जान टिमलाई औषधी घाइते भएकालाई औषधी उपचार गर्नलाई, त्यस्तोलाई पनि ती फेसिलिटी आवश्यक पर्छ। अनि हाम्रो मेजर प्रब्लम भनेको लो लेभल अफ मेन्टेनेन्स भने पटक्कै छैन, अर्को कन्ट्रोल पनि छैन होइन, कन्ट्रोल नहुनुको मतलब इन्क्रोचमेन्ट हुनु, त्यसमा चाहिँ व्यक्तिगत स्वार्थको लागि व्यक्तिगत फाइदाको लागि विभिन्न प्रयोजनमा गर्नु, कम्युनिटीको प्रयोजनमा नगरिकन व्यक्तिगत प्रयोजनमा बढी युज हुनु, यो चारवटा मेजर प्रब्लम हुन् हाम्रो। अब युज, यो कसरी युज हुन्छ, मोस्ट स्ट्रिट इन्क्लुडिङ पेभमेन्ट आर कन्सिडर पब्लिक स्पेसेस होइन, यो चाहिँ बाटोहरू पनि पब्लिकहरू मुभमेन्ट होइन त्यसलाई पब्लिक स्पेसेसको रूपमा गरिन्छ, अनि यो सडकभित्रका चोकहरू होइन पार्कहरू होइन, त्यसको अलावा यो गभर्मेन्ट बिल्डिङहरू जहाँ पब्लिकको इजी एक्सेस छ, जहाँ पब्लिक राम्रोसँग जान सक्छ, त्यो पनि ओपन स्पेसेस हुन् क्या। त्यो ओपन बिल्डिङले त धेरै कभर गराए हुँदैन, बिल्डिङको कम्पाउन्ड ठुलो हुन्छ नि, अब हामी त्यो चाहिँ निर्वाचन आयोगको अगाडिको ठुलो कम्प्लेक्स छ होइन, त्यस्तै अरू विभिन्न निकाय हाम्रो संसद भवनको चारैतिर त्यो खुला छ त्यो हुन्छ संसद भवनले डाइरेक्ट हामी एप्रोच गर्छ तर इमर्जेन्सी बेला द्याट क्यान बी युज युज हुन्छ नै त्यो संसद भवन भएर त्यहाँ आउनु छ तर हुनसक्छ पब्लिकलाई त्यो त्यो हामी त्यो राख्न नसकौँला डिस्प्लेस पिपल राख्न नसकौँला तर कहीँ छैन भने त्यहाँ पनि राख्नुपर्ने हुन्छ तर डिस्प्लेसहरूलाई चाहिने सामानहरू आउने अथवा त्यो चाहिँ मेडिकल इक्विपमेन्ट्सहरू मेडिकल गुड्सहरू अथवा चाहिँ खानेकुराको गुड्सहरू जुन विदेशबाट आउने त्यो चिज त डिपोजिट गर्न सक्छौँ सरकारी स्पेसेसहरू त्यस कारण दिज आर अल्सो ओपन स्पेसेस विच इज विच वी निड टु बी प्रिजर्भ के सबै बिल्डिङले कभर गर्ने भने कि तिनीहरू पनि आवश्यक पर्छ अब उदाहरणको अहिले इन्टरनेसनल प्र्याक्टिस यो एउटा फ्लोरेन्सको एउटा ओपन स्पेस हो ठुलो चोक सहरभित्रको हाम्रो भनौँ हाम्रो दरबार स्क्वायरको दक्षिणपट्टिको चोक जस्तै यता ठुलो एउटा स्क्वायर छ होइन अब यसको युज भने विदेशबाट अथवा स्वदेशबाट फ्लोरेन्स हेर्न आउने मान्छेहरूले वरिपरिको आर्किटेक्चर वरिपरिको मोन्युमेन्ट इन्जोय गर्ने र साथसाथै त्यहाँ सँगै बसेका रेस्टुरेन्टहरूले सर्टेन पैसा सरकारले त्यो म्युनिसिपालिटीतिर हुन्छ उनीहरूले ओपन क्याफेको रूपमा सर्टेन पिरियडलाई बिहान र अथवा बेलुका मात्र राख्न पाउने त्यो टाइम टोक्या हुन्छ कति एरिया कभरेज गरेर हुन्छ त्यति मात्र राख्न पाउने त्यसपछि अरू बेला निकाल्नु पर्ने होइन त्यसरी युज भएको हामी ओपन स्पेस अहिले मोडर्न त्यसमा यसरी पाउँछौँ अर्को चाहिँ यो ओपन स्पेसेसहरूमा त्यो पहिल्यैदेखि नै यो 1892 खिचेको फोटो हो युरोपमा होइन त्यसैदेखि मान्छेहरू त्यहाँ चाहिँ सतर्क देखाउने बाजा गाजा गाउने होइन अथवा चाहिँ आफ्नो पोएटहरू चाहिँ सुनाउने अथवा आफूलाई लागेको कुरा भन्ने यो पब्लिक स्पेसहरू त्यसरी आफ्नो चाहिँ लागेको स्पेसहरू जेनरली हाम्रो चाहिँ अर्बन प्लानिङमा म अर्बन प्लानरको हिसाबले म के भन्छु हाम्रो चाहिँ तिनवटा स्पेस हुन्छ अरे हाम्रो लाइफमा एउटा चाहिँ हामी लिभिङ स्पेस हाम्रो घर भयो त्यसपछि वर्किङ स्पेस होइन त्यसपछि थर्ड स्पेस चाहिँ आफूलाई लागेको कुरा आफूलाई अरूसँग सेयर गर्ने अरूको कुरा सुन्ने आफ्नो कुरा सुनाउने त्यस्तो स्पेस भने यो ओपन स्पेस यसलाई थर्ड स्पेसको रूपमा लिन्छ त्यहाँ कल्चरल एक्टिभिटी आफूलाई जानेको छ कसैले देखाउनु मन लाग्यो भने यु क्यान गो एन्ड प्ले होइन आफूलाई लागेको कुरा अब हाम्रो त्यो कसैले पैसा कमाउने हिसाबले गर्छन् कसैले चाहिँ होइन कुनै न कुनै चाहिँ आफ्नो त्यसको लागि गर्छन् त्यस कारण यो स्ट्रिट पर्फर्मेन्स पनि त्यस बेलादेखि नै पहिल्यैदेखि हुने रहेछ अब हाम्रो पनि कल्चरल इभेन्ट हुन्छ हाम्रो चाहिँ लाखे नाच त्यही ठ्याक्क हाम्रो कुमारी जात्रा हुँदा फेरि ठ्याक्क दरबार स्क्वायरको बसन्तपुर दरबार स्क्वायरको अगाडि लाखे नाच हुन्छन् होइन अरू अरू ठाउँमा पनि विभिन्न किसिमको कल्चरल एक्टिभिटीहरू कल्चरल फङ्सनहरू हुन्छन् होइन यी कुराहरू मैले देखाउनु खोजेको अर्को चाहिँ यो अहिले पनि मोडर्नमा पनि युरोपको अथवा अमेरिकामा इभेन हाम्रै ठाउँमा पनि कहिले कहिले बिचमा बसेर चाहिँ बाजा बजाइरह अथवा गीत गाइरह होइन त्यस्तो इभेन्ट्सहरू त्यस कारण यी जहाँ मल्टी फङ्सनल युजहरू हुन्छन् अब यो टाइप्स अफ ओपन स्पेसेसमा धेरै डिटेलमा जान्न किनभने मेरो मेजर टपिक चाहिँ डिजास्टर रिस्क म्यानेजमेन्ट र त्योसँग भएको हुना तैपनि अलिकति यो ओपन स्पेसेसहरू कसरी युज गर्न सक्छन् भने मैले दुई तिनवटा फोटो देखाएँ होइन त्यसको अलावा हामी ओपन स्पेसेसहरूलाई मैले ओपन स्पेस इज ए ल्यान्ड अर वाटर बडी विथ इट सर्फेस ओपन टु द स्काई त्यसरी पनि हामी त्यो डेफिनेसन लिन्छौँ अघि मोहनजीले टोटली कल्चरल एस्पेक्टमा हाम्रो सेटलमेन्ट डेभलपमेन्टमा चाहिँ यसको र हाम्रो कल्चर हाम्रो अर्बन प्लानिङको डेभलपमेन्टमा कस्तो रोल छ भन्ने कुरा देखा त्योभन्दा अलिक ब्युएनमा चाहिँ हाम्रो त्यस बेला त नदीहरू जम्मै सहरभन्दा बाहिर थिए होइन पपुलेसन थोरै थियो भित्र जनताले छोडेकै ओपन स्पेस काफी थियो अहिले हामी चाहिँ त्यस बेलाको पपुलेसनमा कयौँ गुणा हामी बढाउन सक्यौँ र भएको ओपन स्पेस हामी घटाउँदै लैजाने पपुलेसन बढ्दै जाने र जति पपुलेसन गयो त्यो बढेको हिसाबमा ओपन स्पेस बढ्नुपर्नेमा ठिक रिभर्स भइरहेछ हामी कहाँ अनि त्यस्तो अवस्थामा अब पहिले सहरभन्दा बाहिर भएको अब नदी सहरको बिचबाट बगिरहेछ होइन अब त्यसको चाहिँ अतिक्रमण भएर भने त्यसको मिसयुज भएर हो त्यसको चाहिँ त्यसले गर्दाखेरि दायाँ बायाँको बस्तीलाई नै दुर्गन्धित बनाएको छ अब पुनः त्यसलाई कसरी सुगन्धित बनाउने सुगन्धित नबनाए पनि कसरी दुर्गन्धित नबनाउने र त्यसलाई कसरी अब हराभरा र पब्लिकको चाहिँ लाइफमा युज गर्न सक्ने क्रिएसन गर्न सकिन्छ यसमा अघि चाहिँ हाम्रो बागमतीको किनारको कुरा आयो होइन हिजोको रिभर डोमेन के थियो त्यो रिभर डोमेनले हाम्रो कल्चरलाई के एस्पेक्ट गर्थ्यो अहिलेको रिभर डोमेन के छ अहिलेको आवश्यकता के छ होइन यी कुराहरूलाई विचार गरेर अर्को कुरा नेचरले चाहिँ हरेक सर्टेन पिरियडमा 50 वर्षमा 100 वर्षमा अथवा 500 वर्षको दौरानमा ठुलो बारी लिएर आउँछ त्यो नेचुरल साइकल हो होइन जसरी भूकम्प पनि हाम्रो 75 वर्षदेखि 100 वर्षको दौरानमा ठुलो भूकम्प आउने हाम्रो नेचुरल साइकल छ त्यस्तै फ्लडिङको पनि साइकल हुन्छ त्यस्तै बेलामा के हुने यी कुराहरू हुन्छन् होइन अब यो टाइपो व्यवस्था अलिकति सरल मात्र जान्छु यो त टाउन सेन्टर अथवा पब्लिक स्क्वायरहरू जेनरली दरबार अथवा मेजर मन्दिरको वरिपरि त्यसपछि प्ले ग्राउन्डहरू स्पोर्ट्स ग्राउन्डहरू पनि ओपन गर्छौँ राइट अफ वे सडकको त्यो पनि कहिलेकाहीँ हामी युज गर्छौँ जेनरली ठुला सडकहरू यो हाम्रो अघि भने जस्तो बगी जाने सडकहरू हामी ओपन स्पेस युज गर्न सक्छौँ त्यो त मुभमेन्टको लागि भयो तर ठुला हाइवेहरू आर्टेल रोडहरू जुन 20 मिटर भन्दा चौडा छन् जहाँ बाटो घुर्ने छन् 14 मिटर अरू बाँकी युज हामी युज गर्न सक्छौँ त्यसपछि तपाईँको स्कुल यार्डहरू यो स्कुलहरू अफिसेसहरूमा म्याक्सिमम् बन्यो भने 50% हो त्यो अरू 50% त ओपन रूपमा रहन्छ तिनीहरू पनि किनभने पब्लिक जान इजिली जान सक्ने स्कुल यार्डहरू त्यसपछि टेम्पल स्क्वायरहरू है मन्दिरहरूको वरिपरिको स्क्वायर रिभर र रिभर ब्याङ्क्सहरू वाटर बडी पोन्ड्स एन्ड लेक्सहरू पार्किङ ग्राउन्ड्सहरू कार पार्क्सहरू पनि ओपन स्पेस युज हुन सक्छ त्यसपछि होटल हिस्टोरिक ओपन स्पेस टुरिकेल हाम्रो पहिले चाहिँ पुर्खाले अथवा जोसँग बढी जग्गा छ जसले जनताको लागि केही चिज छोड्नु पर्छ भनेको छ उसले नुन छरेर जग्गा छोडिदिन्छ अरे त्यो नुन छरेपछि त्यहाँ खेती गर्नु हुँदैन यो अब सार्वजनिक भयो होइन अब रिसेन्टली एउटा घटना तपाईँहरूलाई सुनाउँछु यो तपाईँहरूको लेखाइको हुनसक्छ रिसेन्टली हाम्रो अर्बन डेभलपमेन्ट मिनिस्ट्रीले पुराना डिजीहरूलाई पुराना सचिवहरूलाई र अर्बन डेभलपमेन्टसँग लागेका मान्छेहरूलाई यता अब अर्बन मिनिस्ट्री के गर्नुपर्छ भनेर बोलाएको थियो त्यो बोलाएकोमा हाम्रो यता म नाम लिन्न उता पदस्थै हाम्रो सरकारी कर्मचारीले के भन्यो भने अब यो काठमाडौँभित्र आर्मीको चाहिँ ट्रेनिङ सेन्टर पुलिसको ट्रेनिङ सेन्टर आर्म पुलिसको ट्रेनिङ सेन्टर यो विभिन्न लाइनेजेसको दूरसञ्चारको ट्रेनिङ सेन्टर विद्युत प्राधिकरणको ट्रेनिङ सेन्टर हरेकको ट्रेनिङ सेन्टर छ ठुल्ठुलो जमिन ल्याएको छ यो जम्मै सहरभन्दा बाहिर पठाउनु पर्यो यो सबै जाने ग्राउन्ड जाने अब जाने नुन छरेर फेरि जाने ओपन स्पेसमा ल्याउनु पर्यो भनेर उहाँले त्यो कुरा एउटा काम गर्न सक्यो भने ठुलो हुन्छ उपत्यकाको लागि भन्ने कुरा हो साँच्चीकै म हिजो मात्र कुरिनटार गएर आएँ कुरिनटारको आर्म पुलिसको चाहिँ त्यहाँ एउटा ट्रेनिङ सेन्टर बनाएको छ डिसास्टर म्यानेजमेन्ट सेन्टर भनेर उनीहरूको ट्रेनिङ सेन्टर बनाएको छ प्रशस्त जग्गा छ होइन अनडेभलप एरियामा कस्तो मजाले डेभलप गराएको छ अहिले यहाँ सहरभित्र जग्गा लिमिटेड छ उहाँहरूको रिक्वायरमेन्ट बढेको छ उहाँहरूलाई पनि अप्ठ्यारो छ र हाम्रो पहिलेको ओपन स्पेसलाई सरकारले इन्क्लोज गरेकै जग्गाहरू हुन् तुलखेल भनौँ लगनखेल भनौँ भक्तपुरको स्कुल राखेर त्यो भक्तपुरवासीको त्यो चाहिँ टुरखेल खाइदियो त्यस्तै तपाईँको चाहचल यो हाम्रो छाउनीको जग्गा भयो हस्पिटल राखेर खाइदियो होइन अब चाहिने हो त्यो आर्मीको हस्पिटल नचाहिने भनेको छैन आर्मी क्लब पनि चाहिने हो आर्मी हेडक्वार्टर पनि चाहिने हो तर यिनीहरू अब पहिल्यै सहरभन्दा बाहिर थियो अब त सहरको भित्र यिनीहरू चाहिने बाहिर बसे पनि हुन्छ किनभने उनीहरूको फेसिलिटी छ बाटो चाहिन्छ बाटो राम्रो भएको भएर अरू ठाउँ डेभलपमेन्ट गर्नलाई पनि यिनीहरूलाई जानुपर्छ होइन यो कुरा तपाईँको 2000 लगभगमा म नगर विकास समितिमा सदस्य सचिव हुँदाखेरि हामीले काठमाडौँ उपत्यका विकासको कन्सेप्ट प्लान बनाएको छ जुन नेपाल सरकारबाट क्याबिनेटबाट अप्रुभ पनि भएको छ त्यो रिपोर्टमा पहिलोचोटि हामीले यो आर्मीको इन्स्टलेसनहरू पुलिसको इन्स्टलेसन काठमाडौँबाट बाहिर लानुपर्छ र जाने जुन बाहिरबाट र मेटेरियल आउँछ जसमा जाने बाहिरबाट मान्छेहरू ल्याउनुपर्छ त्यस्ता उद्योगहरू पनि काठमाडौँ बाहिर लानुपर्छ किनभने ती उद्योगहरूले नै हाम्रो बागमती नदीको र हाम्रो खानेपानीको बढी जाने एक्सप्लोइटेसन गर्यो जसले गर्दाखेरि हामी अनि खानेपानीको त्यो भइरहेको छौँ नदीमा पानी बग्दैन तल बग्छ त्यस कारण हामीले त्यो दीर्घकालीन कन्सेप्टमा यो दुई चारवटा कुराहरू हामीलाई यहाँका उद्योगहरू भयो यहाँका इन्स्टिट्युसनहरू भयो यिनीहरूलाई बाहिर स्थानान्तर गर्नुपर्छ क्रमशः भनेर त्यो कन्सेप्टमा आएको छ त्यसलाई एप्रुभ पनि भएको छ गभर्मेन्टबाट त्यस्तै चाहिँ अब ग्रिन एरियाज गार्डन एन्ड पार्क एक्जिबिसन ग्राउन्ड हाम्रो जुन चाहिँ प्रकृतिमा त्यो पनि ओपन स्पेसको रूपमा प्रयोग हुन्छ त्यहाँ बनेका स्ट्रक्चरहरू पनि हाम्रो चाहिँ इमर्जेन्सीमा युज हुन सक्छ युटिलिटी यार्ड भनेपछि तपाईँको यो के भने ट्रिटमेन्ट प्लान्टहरूको लाइनहरू अनि त्यसपछि तपाईँको पब्लिक अफिसेसहरू बिल्डिङहरू मैले अघि नै भने नेचुरल ल्यान्डस्केप र अर्बन फोरेस्ट अर्बन फरेस्ट भनेर जुन बज्रबारी फरेस्ट छ, भक्तपुरको सल्लाहगारीको जुन जङ्गल छ, यहाँ रानीवन छ, होइन भण्डार खाल छ, यी सानो सानो पकेटहरू भए पनि जुन चाहिँ जङ्गलले ढाकेका छन् तिनीहरू डेयर अर्बन फरेस्ट र तिनीहरू पनि यो सहरको चाहिँ पार्ट हुन् डेयर अल्सो ओपन स्पेसेस होइन. अब त्यहाँनिर अघि बागमतीको कुरा आइरहेको थियो, अब सुकुम्बासी हटाएपछि त्यहाँ के गर्ने त होइन. अब मैले अघि नै भने जुन चाहिँ ओपन थ्रु स्काई सिटी हो, फेरि हाम्रो रिभर अर्को चाहिँ अन्डरग्राउन्ड वाटर चार्ज गर्ने एउटा माध्यम पनि भएको हुनाले त्यहाँ केही पनि स्ट्रक्चर हुनु हुँदैन, पर्मानेन्ट अथवा इम्पर्मानेन्ट कुनै पनि टेम्पोरेरी स्ट्रक्चर केही पनि हुँदैन. त्यहाँ सिम्पल चाहिँ खोलाको दायाँ बायाँ पब्लिकहरू एक्सेस हुने गरिकन बाटोघाटो हुनुपर्छ, तर त्यो खोलाले छोडेको जग्गा र खोलामा ग्रिनरी हुनु पर्यो, किनभने अब हाम्रो चाहिँ सहरभित्र कङ्क्रिट जङ्गलमा म्याक्सिमम जति बढी ग्रिनरी बढाउन सक्यो द्याट इज हाम्रो चाहिँ जुन हामीले फ्याल्ने कार्बन डाइअक्साइडलाई प्युरिफाई गर्ने अक्सिजन त त्यही ग्रिनरी प्रोडक्सन गर्ने र क्लाइमेट अहिले माइक्रो क्लाइमेटको जुन क्लाइमेट चेन्जको असर परिरहेको छ त्यसलाई घटाउनलाई पनि हामीले ग्रिनरी बढाउनु भएको अरू उपाय छैन. त्यसो हुनाले जुन हिट चाहिँ आइल्यान्डहरू बन्छ सहरभित्र प्रशस्त मात्रामा गाडीहरू उद्योगहरू हेयर कन्डिसनहरू चल्नको कारणले त्यसलाई मिनिमाइज गर्ने नि ओपन स्पेसेसहरूमा बढी से बढी ग्रिनरी राख्ने, इभन पार्किङ ग्राउन्डमा पनि रुखहरू राख्ने ताकि रुख गाडी पनि चिसो हुन्छ होइन. त्यसपछि अर्को कुरा रेसिडेन्सियल कोर्टयार्डहरू अघि हाम्रो मन्दिर देखाउनु भयो सहरी क्षेत्रभित्रका पुराना सहरी क्षेत्रभित्र पनि चोकहरू छन् दे आर अल्सो पार्ट अफ द ओपन स्पेसेस. अब म यो उदाहरणमा चाहिँ हामीले इक्जाम्पलमा चाहिँ यहाँ नामहरू पनि देखाएको थिएँ, यो तपाईँहरूलाई दिएको रिपोर्टमा छ तपाईँको मैले देखाएको थिएँ तपाईँको आएको यो त जस्ट इक्जाम्पल यो टेम्पल स्क्वायरको रूपमा. अब हाम्रो ट्रेडिसनली हाम्रो के युज गरेको छ भने टेम्पल मल्टिपर्पज युज हुन्छ, त्यहाँ लुगा पनि धुइन्छ वरिपरि बस्ने मान्छेले, आफ्नो अन्नहरू सुकाइन्छ, भेजिटेबलहरू अथवा आफूसँग भएको सामानहरू त्यहीँ बेचिन्छ होइन, त्यहाँ धानहरू सुकाउनेदेखि लिएर हरेक कामहरू त्यहाँ हुन्छ के. र अर्को कुरा आफ्नो बिहा बटन भोज भयो भने टोलका त्यहीँ भोज बटन हामी गर्छौँ यी, अनि फेरि चाहिँ नाच पर्वहरू पनि यहीँ टेम्पल स्क्वायरको वरिपरि हामी हुन्छौँ गर्छौँ. त्यस्तै पार्कहरू भयो होइन. त्यसपछि म यो युटिलिटी ग्राउन्डको मैले खोलाको छेउले खोलाले छोडेको जग्गा प्ले ग्राउन्डको रूपमा युज हुनसक्छ, यसरी नै युज गर्नु पर्यो अथवा यहाँ म्याक्सिमम् ग्रिनरी बढाउनु पर्यो. अर्को चाहिँ मैले होइन यो ओपन स्पेस यो त सत्सङ यो के सत्सङ भने छ त्यसको ग्राउन्ड पनि त हामी इमर्जेन्सी हामी युज गर्छौँ, त्यहाँ भएको स्ट्रक्चर पनि हामी इमर्जेन्सी बेला त्यहाँ चाहिँ डिस्प्लेस भएको राख्छौँ. अर्को कुरा पोखरीहरू, हाम्रो अब पुराना सहरहरू सबैमा पोखरीहरू थिए, एउटा त्यो चाहिँ के हुन्छ भने हाम्रो आग लागि पनि हुने ठाउँ भएको हुनाले पोखरी सञ्चय पनि पानी सञ्चय पनि, दोस्रो अन्डरग्राउन्ड हाम्रो इनार र ढुङ्गेधारालाई रिचार्ज गर्ने ठाउँ पनि पोखरी हो रेन वाटर हार्भेस्टिङ गरेर. अब हामी जम्मै पोखरीहरू मास्दै कि त नगरपालिकाले कि त स्कुलहरूले कब्जा गर्ने, स्कुलहरूले आफ्नो फ्यासिलिटी बनाउने, नगर पुर्याएर त्यसमा घर बनाउने, नगरपालिकाले आफ्नै भवन बनायो अर्थात् चाहिँ त्यो जग्गा चाहिँ व्यक्तिगतको नाममा पारेर फेरि त्यसमा चाहिँ बिल्डिङ बनाउने कामहरू भएको प्रशस्त रूपमा पाउँछौँ. त्यसै ओपन स्पेसेस हो मन्दिर ओपन स्पेस हाम्रो एटखा बा टे बा इटुम बाल अघि उहाँले भन्नुभयो हाम्रो चाहिँ पाटनको बालहरू होइन, यस्ता नेबरहुड लेभलमा यो त बिचमा मन्दिर छ अथवा बिचमा कुनै त्यो छ त्यसको वरिपरि होल कम्युनिटीले युज गर्ने, त्यहाँ दुईवटा तिनवटा एसेस हुन्छन्, अरू त्यहाँ बुढाबुढी बच्चा बच्ची सम्पूर्णले आफ्नो होल एरियामा बस्ने चाहिँ सेफली सेक्योरली युज गरिरहेछन् युज गर्न पाइरहेछन्, उहाँहरूको लागि यो पार्टी प्यालेस नै चाहिँदैन, त्यो क्षेत्रको कसैले पनि केही भोज गर्दैन, त्यहाँ मजाले दे क्यान युज इट विथ प्राइभेसी विथ सेफ इन्भाइरोमेन्ट. तर अब त्यसको मेन्टेनेन्स चाहिँ जरुरी भयो, मेन्टेनेन्स चाहिँ एभ्रीबडी इज रेस्पोन्सिबिलिटी त्यो दोज हु आर लिभिङ, त्यो इम्पोर्टेन्स छ तिनीहरूलाई कम्युनिटी अर्गनाइज गर्न सक्यो भने ओपन स्पेसेस विल बी प्रिजर्भ र मेन्टेन. अब यो दरबार सुकाको बसन्तपुर हाम्रो यो बसन्तपुरको चोकमा त्यहाँ अहिले हामी गयौँ भने प्रशस्त मात्रामा त्यो सुविनेरहरू बेच्नेहरू हकर्सहरूको छ होइन, फलफुल बेच्नेदेखि सम्पूर्ण छ. अब यो स्पेस हामीले मैले फ्लोरेन्सको एउटा ठुलो स्क्वायर देखाएँ वी क्यान युज द्याट होइन, अहिलेको निड्स त्यस्तै हो किनभने हामीले हिजोको निड्स मात्र हिसाबले गरेर पुगेन, हिजोको निड्सको साथसाथै अहिलेको निड्स पनि परिपूर्ति गर्नुपर्छ अहिले ओपन स्पेसले. हिजो त हाम्रो यो ओपन स्पेस हाम्रै लागि मात्र थियो, विदेशबाट कोही पाहुना त आउने थिएन, तर अब हामी त विदेशीलाई पाहुना ल्याएर तिनीहरूलाई सर्भिस दिएर हाम्रो इकोनोमी बनाउने बेलामा यो हाम्रो पुरानो ओपन स्पेसलाई हाम्रो कल्चरहरूलाई देखाएर हाम्रो स्पेसलाई म्याक्सिमम अधिकतम युटिलाइज गरेर जुन चाहिँ निज ल्याए भइरहेको छ त्यसलाई पुर्याउने हो. मैले अघि त्यो फ्लोरेन्सको त्यो त्यसै देखाएको होइन. द्याट इज वाट वी क्यान युज भन्ने कुरा. अब यो टुरिकल हिस्टोरिकल ओपन स्पेस अब यसमा अतिक्रमण मजाले देख्नुहुन्छ. तपाईँलाई यो त्रिपुरेश्वरदेखि रानी पोखरीसम्म हामीले एउटै ओपन स्पेस थियो करिब करिब 150-200 वर्ष अगाडिसम्म है. त्यसपछि ग्रेजुअली चाहिँ आर्मीले एक चोक त लियो स्पोर्ट्स ग्राउन्ड भनेर स्टेडियम लियो होइन. अब यो स्टेडियम सायद जुन भर्खर परिकल्पना गयो सायद त्यस बेला त्यतिको पपुलेसन थिएन त त्यस बेलाको पपुलेसन होइन नि त. हामीले कुनै पनि अर्बन प्लानिङ गर्दाखेरि अर्बनको पार्ट गर्दाखेरि 15-20 वर्ष अथवा 25 वर्षको पपुलेसनलाई धान्ने गरिदिने. अब हेर्नुहोस् त्यहाँ केही फङ्सन भयो भने होल ट्राफिक त्यो हुन्छ किन त्यहाँबाट निस्कने 50-60 हजार मान्छे बाटोमा फ्लो हुनासाथ अरू हाम्रो ट्रान्सपोर्टेसन टोटली भन्छ. अब यो त त्यहाँ ट्रेनिङ स्टेडियमको रूपमा राख्नुपर्छ. अब त हाम्रो इन्टरनेसनल गेम हुने स्टेडियम छुट्टै बनाउनु पर्ने अवस्था आइसक्यो. नत्र भने विल सफर त्यो गेमको कारणले हामी सबै सफर गर्छौँ सर भाजी बिकज अफ कन्जेसन बिकज अफ द प्रब्लम होइन. त्यस्तै अब हेर्नुहोस् त आर्मीले त्यो गर्दै गर्दै जाने. अब टुरिकेलमा हामी पब्लिकले एक्सेस भएको यो रत्न पार्क र त्यो रत्न पार्कमा पनि तपाईँको विभिन्न त्यो छ. यसरी चाहिँ हाम्रो सरकारी निकायबाट नै हाम्रो ओपन स्पेसेसलाई अब इन्क्रोचमेन्टमा त्यसैले यहाँ भएको आर्मीलाई यिनीहरूलाई पनि अब एक्सपेन्सन गर्नुपर्ने छ. जुन पपुलेसन बढ्यो जुन आर्मीको काडर बन्यो बढ्यो अब यिनीहरूलाई बाहिर राखेर यो फेरि ओपन स्पेस हामीले राख्न पाएको भए इट वुड हेभ बेटर होइन. अब हाम्रो फङ्सनै गरौँ न त्यो चाहिँ के शहीद सैनिक मञ्च होइन. अब त्यस त्यो चाहिँ आर्मीले मेन्टेन गरेको छ वी एग्रिड होइन. त्यो के त्यहाँ मान्छेहरू भित्र पसेर पनि मेन्टेन हुन सक्दैन थियो. त्यो अब वर्षको 5-6 वटा अकेजनलाई मात्र त्यो युज गर्ने गरेको आर्मी राख्ने त्यो हेर्ने मात्र बिहानै बेलुका त्यो घुम्न पाउने गरी राखिदिएको भए आर्मीले नै मेन्टेन गर अथवा कसरी मेन्टेन गर्ने. त्यहाँ तारबारले त्यहाँ बान जानै नपाउने ढोकामा आर्मी दिज आर के रेस्ट्रिक्सन टु द पिपुल. यो कुरामा तपाईँहरू लेख्न सक्नुहुन्छ होला. अब यसको अगेन्स्टमा त्यो होला. मैले त्यो प्लानको मैले भने त्यो 1999-2000 त्यो प्लान 2020 भन्छ काठमाडौँ डेभलपमेन्ट कन्सेप्ट प्लान. त्यसमा त्यो आर्मी र पुलिसहरूलाई बाहिर सार्नु पर्दा पर्दा हुँदाखेरि मलाई कसैले जाने तपाईँ के नजाने अरूलाई के त्यो गर्नुहुन्छ भनेर भन्छ. यो त अब मैले भने होइन, यो त के अरे समयले डिमान्ड गरेको कुरा हो कि. यिनीहरू जाने अब जानै पर्छ, जानु वातावरण क्रिएट गर्नुपर्छ. यो चाहिँ हाम्रो धोबी घाटको चाहिँ जुन ट्रिटमेन्ट प्लानको लागि बनाएको थियो युज भइरहेको छैन अहिले चाहिँ जम्मै पुरेर. दिज अल्सो मेबी युज होइन. अब सिटी कोर्टको कुरा अघि उहाँले पाटनको र छिमेको देखाउनु भयो. मैले काठमाडौँको यता त्यही झोसेको बसन्तपुर दरबारको पछाडिपट्टिको झोसे चिकमुगलको एरियाको त्यहाँ होइन सानो सानो चोकहरू कोर्टयार्डहरू हाम्रो घरहरूको वरिपरि सानो चोक छन्. त्यसरी हाम्रो चोकहरू झनै पहिले भएको थियो. बाटो पनि साग्रो अनि घरहरू पनि चोक. तर यो चोकहरूमा अतिक्रमण हुने गरी हामीले चारैतिरबाट क्यान्टिलेभर हो. जुन घर रुख जस्तै तल बलियो माथि गएर त्यो चुच्चो हुँदै जान्छ पिरामिडिक हिसाबले त्यो सबभन्दा स्टेबल हुन्छ. जुन ठिक उल्टो इन्भर्टेड पिरामिड त्यो स्टेबल हुँदैन. र हाम्रो अघि कसले भनेको थियो सबभन्दा अर्थक्वेकको हिसाबले नम्बर वान डिसास्टर प्रोनको त्यस्तो ठाउँमा हाम्रो स्ट्रक्चरहरू हामी भल्नेबल तरिकाले बनाएछौँ. सायद नजानेर पनि होला, यो इन्फर्मेसन नपाएर पनि होला, अथवा हामीले चाहिँ जानाजान पनि गरेको होला. अघि चाहिँ रविन्द्रजीले भनेको थियो वरिपरि हाम्रो बिल्डिङ कोड तपाईँले भनेको छ युनेस्को नेपालकै कोड छ. यहाँ त कोड नभएको होइन, भाइलेट नभएको होइन, इम्प्लिमेन्टेड इन्फोर्समेन्ट गर्ने मेकानिजम रहे तापनि नगरेको. अर्को इन्फोर्समेन्ट गर्ने भाइलेट पनि चाहियो. अब कसको जिम्मा हो, कसले गर्नुपर्ने हो, कसरी गर्ने हो र त्यो गर्न के चाहिन्छ. हामी एन कानुन नभएको होइन कि भएको चिज गर्ने जिम्मा डेडिकेटेड म्यान पावर छैन, डेडिकेटेड म्यान पावर चाहिने रिसोर्सेस छैन. दिज आर द प्रब्लम्स है. अब अर्को चाहिँ यो बिहारहरू अघि माइक्रो ओपन स्पेसको रूपमा लिन्छ जहाँ चाहिँ हाम्रो यता मन्दिर पनि हुन्छ, इनार पनि हुन्छ, वरिपरि त्यहाँ रिलिजियस फङ्सन पनि हुन्छ, अरू फङ्सन सोसियल फङ्सन पनि हुन्छ. एक्जाम्पलहरू अहिले कन्स्ट्रक्सन मेटेरियल जम्मा गरिरहेको छ, यहाँ नयाँ घर बन्न लागेको होला है. अब हामी हेरौँ एक्जाम्पल अफ मिसयुज. हाम्रो ओपन स्पेसेसहरूलाई हामी फोहोर मैला छाल्ने, नदीलाई पनि त्यसरी नै सलिड वेस्ट फाल्ने ठाउँको रूपमा होइन हामी यसरी युज गरिरहेछौँ। अर्को तुलखेललाई मैले अतिक्रमण भएको देखेँ अनि विष्णुमतीको ओपन स्पेसलाई इन्क्रोच भएको देखिरहेछौँ। अब यहाँ व्यक्तिले इन्डिभिजुअलको चाहिँ फाइदाको लागि हाम्रो डम्पिङ यार्डको रूपमा अथवा चाहिँ मेटेरियल स्टोरेज गर्ने यार्डको रूपमा अथवा चाहिँ तपाईँको सानो टहरा बनाउने हिसाबले सुकुम्बासको आफ्नो हाउसिङ बनाउने हिसाबमा ठाउँ ठाउँमा यो भएका छन्। अब यसलाई प्रोटेक्सन गर्ने सिलसिलामा अहिले जुन विष्णुमती लिङ्क रोड आयो, अब लिङ्क रोड चाहिँ यसलाई अतिक्रमण भने पनि हुन्छ अतिक्रमण नभने पनि हुन्छ। विष्णुमती रिभर डोमेनलाई चाहिने मेन्टेन गरेर अब चाहिँ हाम्रो जुन पपुलेसन बढ्यो जुन ट्रान्सपोर्टेसन पोलिसी नै अब गभर्मेन्टको पोलिसी प्राइभेट ट्रान्सपोर्टलाई बढी मिन्स अफ ट्रान्सपोर्टलाई बढी जोड दिइरहेछ, यसमा परिवर्तन हुनु अत्यन्त आवश्यक छ। जति गाडी आउँदैछ भने जतिसुकै बाटो चौडा गरे पनि पुग्दैन, जतिसुकै बाटो बढाए पनि पुग्दैन, पार्किङ स्पेस जति बनाए पनि पुग्दैन, किन गाडी आएको आएछ भने र पुरानो गाडी कुनै पनि डिस्प्लेस नहुने नयाँ गाडी आएको आएछ भने त्यसमा सर्टेन पोलिसी चाहिँ अनिवार्य आउनैपर्छ। सर्टेन इयर्स पछि त्यो गाडी डिस्प्लेस हुनैपर्छ र नयाँ गाडीले भन्दा आउनुभन्दा पब्लिक ट्रान्सपोर्टको गाडी आउनु पर्यो। एउटा बसले 16 कारको चाहिँ ट्याक्सीको चाहिँ भार उसले बोकिदिन्छ, एउटा बसले 80 प्यासेन्जर लान सक्छ। अब हामीले जरुरी भइसक्यो डेडिकेटेड लेन बस मात्र जाने बाटो चाहिए जरुरी भइसक्यो सर्टेन रोडहरूमा जहाँ बस पब्लिक बस गाडी जान्छ। पब्लिक बसहरूमा हाम्रो त्यो नभइकन हाम्रो सानो सानो माइक्रो मिनी गाडीहरू तिनीहरूले थोरै मान्छे बोक्छ धेरै एरिया कभर गर्छ। हामीले थोरै एरिया कभर गर्छ धेरै मान्छे बोक्ने पब्लिक ट्रान्सपोर्ट चाहियो, त्यसमा पनि सस्तो र सुलभ हुने गरिकन। अब डिजास्टर रिस्क म्यानेजमेन्टमा यो ओपन स्पेसको के रोल हुन्छ, यसको मेजर रोल मैले भनिहालेँ। हामी डिजास्टर्स नहुँदाखेरि हाम्रो डेली नेसेसिटी सोसियल कल्चरल र पोलिटिकल एरेनाको रूपमा थर्ड स्पेसको रूपमा हाम्रो बुढाबुढीहरू अथवा चाहिँ रेस्ट गर्ने बच्चाहरू खेलाउने हामी यङहरू पनि त्यहाँ गएर फिजिकल एक्सर्साइज गर्ने होइन साथसाथै आफ्नो मनमा लागेको कुराहरू बाँध्ने अरूको कुरा सुन्ने थर्ड स्पेस चाहिन्छ। त्यसको अलावा तपाईँको अब इमर्जेन्सीको बेलामा डिस्प्लेस भएको मान्छे होमलेस भएको मान्छेहरूलाई टेम्पोरेरी क्याम्पको रूपमा राख्ने अथवा त्यस्तो ओपन स्पेस त्यो रेस्क्यु गर्ने टिमहरूलाई अथवा रेस्क्यु गर्न चाहिने मेटेरियलहरू स्टोरेज गर्नलाई अथवा मेडिकल हस्पिटल पनि कोलाप्स हुन सक्छ, हाम्रो हस्पिटलहरू बनाउन ट्रिटमेन्ट सेन्टरको रूपमा बनाउन चाहिन्छ। र क्रिटिकली हेर्दाखेरि हाम्रो स्कुल र हस्पिटलहरू मेजर क्रिटिकल फेसिलिटिज हुन् डिजास्टर्सको बेलामा हामीलाई चाहिने। त्यसो हुनाले हाम्रो स्कुल भवनहरू हाम्रो हस्पिटलहरू अर्थक्वेक रेसिस्टेन्ट हुनुपर्छ ताकि डिजास्टर्सको बेलामा हामी तिनीहरूलाई घाइते भएका मान्छेहरूलाई ट्रिट गर्न सकौँ अथवा उनीहरूलाई राख्ने व्यवस्था गर्न सकौँ। तर हामी कहाँ अहिले के भइरहेछ यो बिल्डिङ रेगुलेसनको कुरामा रेसिडेन्सियल बिल्डिङको रूपमा बनाएको घरहरूमा हस्पिटलमा परिणत भइरहेछ, नर्सिङ होममा परिणत भइरहेछ, स्कुलहरूमा परिणत भइरहेछ। यो कुरालाई चाहिँ अब चाहिँ धेरै भइसक्यो र त्यहाँ बढी मान्छेहरू हुने हुनाले रेसिडेन्सियल पर्पजलाई बनाएको यो हस्पिटल र स्कुलको पर्पजलाई झन् हुनै सक्दैन, त्यो झन् बढी भल्नेबल भयो। 4 बस्ने 5 बस्ने भनेर बनाएको घरमा 50-60 मान्छे बसेपछि र त्यो डिजाइन क्राइटेरियाले पनि त्यो मिल्दैन स्कुल बिल्डिङ, त्यस कारण त्यो युज चाहिँ अब हामीले नक्सा पास गरिकन अथवा नक्सा पास नगरिकन स्वीकृति लिइकन अथवा स्वीकृति नलिइकन हाम्रो स्कुल बिल्डिङहरू अझ कति नभएको थियो प्राइभेट स्कुलहरूले कम्पाउन्ड भएको जग्गा भाडामा लिन्छन्, त्यो भवन स्कुलको रूपमा प्रयोग गर्छन् अनि बच्चाहरू बढेपछि त्यो खाली जग्गामा 4 गाह्रोको टहरो बनाएर भएभरको खाली जग्गामा हिँड्ने बाटो यता मात्र बाँकी अरू सबै बनाएर त्यो गर्छन् र त्यो बनाएको भवन पनि यति भल्नेबल यति चाहिँ अर्थक्वेकको हिसाब त्यो छैन कि र अहिलेसम्म हाम्रो डेभलपिङ कन्ट्रिजमा अर्थक्वेक हुँदाखेरि बढी से बढी डे टाइममा स्कुल चलेको बेलामा पर्यो भने धेरै बच्चाहरू हामी मरेको पाउँछौँ। त्यो यो चाहिँ राज के गुजरातमा भएको 2001 भूकम्पमा हो, 2005 भएको भूकम्पको होइन चाइनामा भएको भूकम्प हो, यिनीहरूमा बढी छ बढी स्कुल टाइममा र अस्ति जुन सेप्टेम्बर 18 हाम्रो भूकम्प हो साँझ स्कुल नचलेको बेलामा भएर नत्र हाम्रो पनि स्कुल बिल्डिङहरू 600 बढी स्कुल बिल्डिङ ढलेको थियो, त्यो वालहरू ढलेर धेरै बच्चाहरू त्यहाँको ज्यान जान सक्थ्यो। त्यस हुनाले हाम्रो स्कुल बिल्डिङहरू एउटा चाहिँ बच्चाहरूलाई बचाउनलाई र टिचरहरूलाई बचाउनलाई, दोस्रो टेस्टको रिजन हो इमर्जेन्सीको बेलामा हाम्रो चाहिँ घाइतेहरूलाई ट्रिटमेन्ट गर्नलाई फेसिलिटिज, डक्टरहरू बसेर त्यहाँ हस्पिटलको रूपमा काम हुन्छ, त्यहाँ चाहिँ मेडिकल सामानहरू सप्लाई स्टोर गर्ने सामानको हुन्छ, इमर्जेन्सी सामानहरू स्टोर गर्ने कामको लागि हुन्छ, अथवा इमर्जेन्सी टिमहरू जुन चाहिँ बचाउन जाने टिमहरू बस्ने ठाउँको रूपमा प्रयोग हुन सक्छ। त्यस कारण दिज आर द स्पेसेस भेरी क्रिटिकल, तिनीहरू ओपन स्पेसको रूपमा पनि हुन्, अल्दो इट इज पब्लिक बिल्डिङ, पब्लिक बिल्डिङसँग भएका ओपन स्पेसेसहरू तिनीहरूलाई त्यसरी लिनु हामी आवश्यक पर्छ। र अर्को र इमर्जेन्सीमा मैले त्यो सेल्टर क्याम्प बनाउने एउटा भइहाल्यो, त्यस कारण ओपन स्पेसेसको युज इमर्जेन्सीको बेलामा भेरी महत्त्वपूर्ण छ। त्यसमा पब्लिक बिल्डिङहरू, स्कुल बिल्डिङहरू, हस्पिटल बिल्डिङहरू, दिज आर अल्सो सुड बी ट्रिटेड एज ए ओपन स्पेसेस बिकज दे आर हाम्रो पब्लिकको त्यहाँ इजी एक्सेस भएको हुनाले ती बिल्डिङहरू पनि यसरी बन्नुपर्छ, अर्थक्वेक रेसिडेन्ट हिसाब बन्नुपर्छ। अब यहाँ अहिले नेपाल सरकारले भूकम्पको विचार गरेर ठुलो भूकम्प गयो भने यहाँ विस्थापित हुने घरबार विहीन हुने भनेर कहाँ राख्ने भनेर 83 साइटहरू उपत्यकाभित्र 83 साइटहरू आइडेन्टिफाई गरेका छन्। यो चाहिँ यसमा अलिक स्पष्ट छ कि छैन उहाँले मैले यहाँ देखाउन खोजेको, यो आइओएम भन्ने युएनको संस्था र हाम्रो नेपाल सरकार गृह मन्त्रालय मिलेर अब यसलाई गजेटेड गरेर यसलाई प्रोटेक्सन गर्ने, यसको युजलाई अब फर्दर चेन्ज गर्न नदिने भन्ने प्रक्रिया चलिरहेछ। एकातिर एकातिर यसो चलिरहेछ, अर्कोतिर त्यो खुमलतारको त्यो कृषिको चाहिँ जग्गालाई पनि यसमा ओपन स्पेसको भनेर लुएछ। तर कृषिले अहिले के गरेको छ, त्यहाँ त्यो जग्गा चाहिँ भाडामा दिएर वर्कसप बनाउन लगाइरहेछ। दिजाएर के हाम्रो चाहिँ कोअर्डिनेसन नभएको भने या एनामलिजहरू भनौँ न, यता गृह मन्त्रालय त्यो अब ओपन स्पेसलाई चाहिन्छ यसलाई बचाइराख्ने भनेर गभर्मेन्टको जग्गा त्यो गर्छ, उता कृषि विभागले त्यसरी चाहिँ नै गरिरहेको छ। अब सायद गृह मन्त्रालय त्यहाँ निर्देशन जाला सायद रोक्नलाई है। मैले यो त्यसमा पनि तपाईँलाई देखाउन खोजेको अलिकति ओपन स्पेसको रूपमा हाम्रो गुगल अर्थबाट आएको फोटोलाई अलिकति ग्रिन प्याचको रूपमा तपाईँलाई देखाउन खोजेको होइन, यसरी देखाउनु गयो। अब एउटा नर्म्स एन्ड स्ट्यान्डर्ड, यो नर्म्स एन्ड हामी कहाँ छैन है, हाम्रो अलिकति हाम्रो बाहिरमा थोरै लेखाएको छ। यो हाउसिङ डेभलपमेन्ट गर्दाखेरि से रोपनीको हाउसिङ डेभलप गर्यो भने 2.5 रोपनी चाहिन्छ, त्योभन्दा बढी गयो भने 3%, 4%, 5%सम्मको चाहिन्छ भनेर दिएको छ। तर यहाँ चाहिँ पर क्यापिटा यो दिल्ली इन्डियाको चाहिँ बिल्डिङ कोड अनुसारको नर्म्स एन्ड स्ट्यान्डर्ड हो। अब हाम्रो छिमेकी राष्ट्र इन्डिया सोसियो इकोनोमिक कन्डिसनहरूको हामीले आफ्नो नर्म स्ट्यान्डर्ड नभए पनि कमसेकम त्यो नर्म स्ट्यान्डर्डलाई हामी एडप्ट गर्न सक्छौँ आफ्नो नबनाएछ मलाई होइन। अब यसमा चाहिँ कुन कुन लेभलको चाहिँ सहरमा हुनलाई 1000 पपुलेसनको लागि के हुनुपर्छ, कस्तो हुनुपर्छ भन्ने कुरा यहाँ दिएको छ। र अन्तिममा उसले के दिएको छ भने सहरभित्र पर क्यापिटा मिनिमम 3.6 square meters, एकजनालाई 3.6 square meters, म्याक्सिमम त होइन चाहिँ बेटर चाहिँ 6 square meters भनेको छ। यदि 3.6 square meters पर क्यापिटा भने हाम्रो अहिले 1 million छ काठमाडौँ नगरपालिकामा, करिब करिब 7200 रोपनी जति चाहिन्छ, 7200 रोपनी 3.5 square meters हिसाब गऱ्यो भने, अब 6 square meters हेऱ्यो भने 12000 रोपनी चाहिन्छ। त्यति भयो भने अलिकति चाहिँ त्यसमा पनि इन्क्रोच नभएको है, कुनै पनि स्ट्रक्चर नभएको, त्यो इमर्जेन्सीलाई पनि युज गर्न सकिने, डे टु डे हामी आफ्नो सोसियल पोलिटिकल र चाहिँ कल्चरल इभेन्टहरू गर्न सकिने इभेन्ट्सको रूपमा ल्याउने भने त्यसरी नर्म सुकिया छ। अब हामीले म एनसेटमा अहिले कार्यरत छु, हामी एनसेटले चाहिँ यो उपत्यकाको तिनटै जिल्लाको भ्यालीभित्रको ओपन स्पेसेस कति छ भनेर हामीले 2 रोपनीभन्दा बढीका ओपन स्पेसेसहरूको हामीले लेखाजोखा गरेका थियौँ। त्यो गर्दाखेरि हामीले के पायौँ भने काठमाडौँ महानगरपालिकामा 266 ठाउँको पायौँ र टोटल रोपनी 9435 हामीले फेरि भेरिफिकेसन गरेका छौँ। यो त्यसपछि त्यसको त्यो सबै ओपन स्पेस युज गर्न नसकिन्छ, त्यहाँ अहिले नै केही न केही युज भइरहेछन्, कुनै कुनै जमिन चाहिँ त्यो टोपोग्राफी नमिल्ने हुनाले त्यसको 62% मात्र युज गर्न सकिन्छ भने हाम्रो धारणा छ। त्यो गर्ने हो भने हामी करिब करिब 5569 रोपनी मात्र छ, यो सरकारी स्वामित्वको निजीको हामीले हेर्दै हेरेनौँ। 2 रोपनी 2 रोपनी बढी सरकारी स्वामित्वको कुनै स्कुल होलान्, कुनै अफिस होलान्, कुनै जाने ओपन स्पेसको रूपमा छन्, कुनै मन्दिर स्थल छन् है, यस्ताहरू हामी त्यो आइडेन्टिफाई गरेका छौँ, सबैलाई हामीले ध्यान राखेका छौँ, जुन चाहिँ सरकारले चाह्यो भने इजिली युज गर्न सकिन्छ। अब यी स्पेसेसहरू त हरेक समुदायले त्यो आफ्नो आफ्नो तरिकाले युज गरिरहेछन्। अब यसको सदुपयोग यसको नक्सामा भेरिफिकेसन, फिल्डमा भेरिफिकेसन र त्यो समुदायलाई यो जानकारी दिएर सार्वजनिक हो, हामीले यो यसरी युज गर्नुपर्छ यसरी युज गरौँ भनेर समुदायलाई जिम्मा दिएर यसको टाइम टाइममा मेन्टेन गर्न सक्यो भने पनि यो बच्न सक्छ. यदि त्यो भएन भनेदेखि कन्ट्रोल पनि छैन र मेन्टेनेन्स पनि छैन भने ग्रेजुअली अनि अघि भनेको छ रामप्रसादको छोराले अकुपाई गराएको छ श्यामप्रसादको छोराले अकुपाई गर्छन् हेर्नुहोस् है. त्यस कारण त्यहाँदेखि यो कुरालाई अब हामी कम्युनिटी त्यो वरिपरि बस्ने मान्छेले यो सार्वजनिक जग्गा यो हाम्रो जग्गा भन्ने कुरा भावना दिनु पर्यो. त्यो दिएपछि मात्र त्यो हुनसक्छ अनि त हुँदैन होइन त्यो कुराहरू हामीले गर्नु. त्यस कारण त्यहाँदेखि कमी भएको स्वत देखियो. मिनिमम स्ट्यान्डर्ड हाल्दाखेरि पनि 3.6 स्क्वायर मिटर पर क्यापिटा इन्डियाको चाहिँ सहरहरूको क्यापिटल सिस्टम हाल्दाखेरि पनि हामीले 7,200 रोप्नु चाहिँ होइन 5,066 र हामीले अलिकति अप्तिमा अलिक राम्रो साइडमा हेर्ने भने 12,000 रोप्नु चाहिँ भने आधी पनि छैन. अब यसलाई बढाउने के त जग्गा किनेर बढाउनु त इट इज इम्पोसिबल नेक्स्ट टु इम्पोसिबल यस्तो महँगो छ. त्यस कारण मैले अघि भने नि यो हाम्रो आर्मी पुलिस यो विभिन्न सरकारी निकायहरूले नै ओगटेका ठाउँहरू उनीहरूलाई बाहिर पठाउने बाहिर खाली जग्गा किनेर बरु यहाँको फेसिलिटी सबै सार्नलाई कति बजेट हुन्छ दिने यो ओपन सेन्ट लानु पर्यो. यतातिर उहाँहरूको ध्यान पर्सिस्टेन्टली गइरह्यो भने अब बढाउने उपाय त चाहियो नि त. घटेको देख्यो भएको चिज बताउनु पर्यो नपुगेको चिज बढाउनु पर्यो नि त. कसरी बढाउने देयर आर मिन्स होइन. अघि बागमतीको कुरा बागमतीको टोटली सेटलमेन्ट अब स्क्वाटरहरूलाई पनि अल्टरनेटिभ दिनु पर्यो. अल्टरनेटिभ भनेर चाहिँ अब गभर्मेन्टको पोलिसीमा अलिकति चेन्ज भयो. प्रोफोर हाउसिङ पोलिसी आउनु पर्यो. पोहोरलाई पनि सिटीमा जग्गा बाँध्ने होइन सिटीमा घर बनाइदिने होइन कि ताकि उनीहरूलाई पनि लङ टर्म चाहिँ इन्स्टलमेन्ट पेमेन्ट भयो. मेरो सिटी नै लायो. अब आयो रेगुलेटरी एस्पेक्ट. अब यो किन हाम्रो ओपन स्पेस घट्दै गएको छ यसको कसले एडमिनिस्ट्रेट गर्छ भन्दाखेरि हाम्रो 12 कानुनहरू छन् जसले चाहिँ ओपन स्पेसलाई चाहिँ रक्षा गर्ने जिम्मेवारी दिएको छ. सबभन्दा लोकल सेभ गर्ने आएको छ. यसै नगरपालिका जिल्ला विकास गाविसलाई उस क्षेत्रभित्रको जिम्मा त्यो गर्ने जिम्मेवारी दिएको छ र उसको चाहिँ के गर्ने भनेर चाहिँ दिएको छ. च्याप्टर 3 नगरपालिकाको त्यो एलएसजीको च्याप्टर 3 उसको फङ्सन नै तोकिदिएको छ यसरी गर्ने भनेर. त्यो गर्नले सबभन्दा पहिले उसलाई त्यो चाहियो कि कहाँ कहाँ छ भनेको थाहा पाउनु पर्यो. त्यो हेर्ने डेडिकेटेड म्यान पावर चाहियो अनि त्यसको मेन्टेनेन्स कन्ट्रोलको लागि. सेकेन्ड तपाईँ यो काठमाडौँ भ्याली डेभलपमेन्ट अथोरिटी एक्ट यसै पनि होल भ्यालीमा भएको ओपन स्पेसलाई प्रिजर्भ गर्न सक्ने कानुनी आधार छ. त्यसपछि नगर विकास समिति एक्ट नगर विकास समिति गठन भएको ठाउँमा उसलाई पनि अधिकार छ सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार. त्यसपछि पब्लिक रोड सडकभित्रको सडक जग्गा संरक्षण गर्ने गरेर सडक विभागको. त्यसपछि एन्सियन्ट मोनुमेन्ट प्रिजर्भेसन जहाँ मोनुमेन्ट जोन छन् त्यहाँको ओपन स्पेसेसहरू त्यहाँको पब्लिक स्पेसेसहरू स्क्वायरहरूको संरक्षण गर्ने जिम्मा यो एन अन्डरगत पुरातत्व विभागलाई पर्छ नेपाल सरकारको. त्यसपछि पशुपति एरिया डेभलपमेन्ट ट्रस्ट एक्ट पशुपति क्षेत्रको खाली जग्गाहरू त्यसको सार्वजनिक जग्गाको संरक्षण गर्ने उसलाई अधिकार छ. त्यसै लुम्बिनीको लुम्बिनीलाई छ. गुटी अरे कति हाम्रो मठ मन्दिर गुटीको स्वामित्वमा छन् त्यो टेम्पलको वरिपरिको पोट्यार त्यो बालहरू पनि गुटीको छ त्यसलाई पनि अधिकार छ. त्यसपछि लोकल एडमिनिस्ट्रेसन एक्ट हाम्रो सिडिओको जुन स्थानीय प्रशासन भन्छ त्यसको मुख्य काम चाहिँ त्यो जिल्लाभित्रको सरकारी र सार्वजनिक जग्गाहरूको लगत राख्ने त्यसको संरक्षण गर्ने सम्वर्धन गर्ने इन्फोर्समेन्ट गर्ने हटाउने. र अघि तपाईँले जुन भन्नुभएको थियो त्यो चाहिँ सरकारी जग्गा व्यक्तिको नाम पार्यो अब भोलि हामीले प्रमाणित गर्यो कि सरकारी जग्गा भनेको कहीँ प्रमाणसहित पेश गर्यो भने त्यो सिडिओले पनि मालपोटलाई आदेश दिन्छ ल एन अनुसार मालपोट जग्गा प्राप्ति एन अनुसार जग्गा नापजाँच एन अनुसार त्यो अधिकार गर्छ. ल्यान्ड एक्ट जग्गा नापजाँच एनमा त्यो छ. सरकारी जग्गाहरू कसैले सार्वजनिक जग्गाहरू कुनै हालतमा पनि व्यक्तिको नाममा ट्रान्सफर हुन्छ ट्रान्सफर भइसकेका रहेछ भने त्यो प्रमाण भएको अवस्थामा त्यो बदल हुन्छ. ल्यान्ड रेभिन्यू एक्ट यसरी 10-12 एक्ट छ. त्यो एभ्रीबडी रेस्पोन्स नो बडी रेस्पोन्स क्या अहिले र कुनै पनि ठाउँमा डेडिकेटेड म्यान पावर छैन ओपन स्पेस रक्षा गर्नलाई. यही हो हाम्रो जुत्ता छ. अब यसको लागि हामीले गर्नुपर्ने पहिले पहिचान हुनु पर्यो नक्सामा पनि फिल्डमा पनि. त्यसपछि त्यो ओपन स्पेस हाम्रो भन्ने कुरा त्यो समुदाय त्यो वडा नगरपालिकालाई जानकारी दिनुभयो उनीहरू रेकर्ड पनि मेन्टेन गर्नु पर्यो अनि त्यसलाई के गर्न पाइन्छ वाट यु सुड डु वाट यु सुड डु के गर्न पाइन्छ के गर्न पाइँदैन भन्ने कुरा जानकारी दिएर त्यसलाई संरक्षण गर्ने सम्वर्धन गर्नलाई उपायहरू हामीले लग्यो भने त्यो कम्युनिटीलाई जिम्मा दियो भने यो बस्न सक्छ. यति नै भन्दै मेरो त्यहाँनिर प्रेजेन्टेसन सक्यो.
थ्याङ्क यू धन्यवाद सर. अब हामी चाहिँ
के छ केही यहाँहरूको जिज्ञासा छ भने
एकछिन है. अब हामी चाहिँ अब करिब 30 मिनट चाहिँ अब क्वेसनहरू क्वेरिजहरू आएको कुरा रेज गर्ने रेस्पोन्स गर्नुहुन्छ हाम्रो पञ्च सर सागरजी सरले. कसलाई क्वेसन सोध्नु कस सोध्नु भएको त्यो कुरा स्पष्ट पारेर छोटोमा एकदमै छोटोमा भूमिका नबाँधिकन दुई सेन्टेन्स तिन सेन्टेन्स क्वेसन बनाएर सोधिदिनु होला भने म अनुरोध गर्छु.
जस्तो मेरो त क्वेसन क्वेसन सरलाई नै हो होइन, जस्तो अब अहिले त हुनु पहिला उहाँ चाहिँ शहरी विकास विभागमा डिजी हुनुहुन्थ्यो होइन, जस्तो यो हाम्रो हाउसिङहरू बनाउने कम्प्लेक्सहरू बनाउने होइन सपिङ सेन्टरहरू बनाउने चाहिँ यिनीहरूको चाहिँ यिनीहरूलाई चाहिँ नियम छ कि छैन पब्लिक स्पेस यति छोडेर मात्रै गर्नु पाइन्छ भने, जस्तो पार्किङको व्यवस्था चाहिँ पार्किङ चाहिँ यतिसम्म हुनुपर्छ मात्र भन्ने दिन त्यो नियम अनुसार त कतिले बनाएको छैनन् त्यो सधैँ छ, तर यो ओपन स्पेसको लागि चाहिँ उनीहरूलाई केही रुल्सहरू छ कि छैन
छ. सो उनीहरूले पनि अहिले हाम्रो बाइलले के हुन्छ मैले भने नि त्यो कति रोपनीसम्ममा 2.5% त्यसपछि 3% 4% हाम्रो बाइलले व्यवस्था छ. पर्मिसन दिँदाखेरि प्लानिङ पर्मिट दिँदाखेरि र उहाँलाई डेभलपमेन्ट पर्मिट दिँदाखेरि त्यो राख्नुपर्छ हुनेछ. तर त्यो यति 50 रोपनीभन्दा बढी भयो भने कति 50 त्यो मलाई एक्ज्याक्टली कन्फर्म होइन,
यो
5% होइन बाइलजमा
कुन बाइलज
हाम्रो नगर तपाईँको त्यहाँनिर छ नि घर बनाउँदाखेरि जुन
नक्सा पास
नक्सा पासको लागि बाइलज छ नि त्यसैमा छ, एक पानामा सीमित छ होइन त्यसैमा छ ओपन छ पालना पनि भए. यसमा चाहिँ यस्तो छ कि हामीले नक्सा पास गर्न दिँदाखेरि पर्मिट दिँदाखेरि कागजमा सबै भएछ, फिल्डमा भएको छ छैन भन्ने कुरामा हाम्रो त्यो छैन त्यो भेरिफिकेसन भने पटक्कै छैन. साइट सुपरभिजन गर्ने साइटमा त्यो अनुसार डेभलपमेन्ट भएको छ छैन त्यो नियन्त्रण गर्ने हाम्रो कुनै पनि भइरहेको छैन, न व्यक्तिको सानो घर बनाउँदाखेरि भएछ न चाहिँ 25 तल घर बनाउँदाखेरि पनि भइरहेछ न यसो चाहिँ हाउसिङ डेभलपमेन्ट कम्प्लेक्स गर्दाखेरि पास भएको यो त छ त्यहाँ फिल्डमा फरक भएको पाउँछौँ. यो डेभलपरले के पनि गरेको छ भने ओपन स्पेसको लागि छोड्नुपर्छ भनेर नक्सामा पनि गएको छ फिल्डमा पनि गएको छ, सुरुमा छोड्ने अनि पछि त्यसमा अरू अरू चिज बनाउने त्यस्तो गरेर गएको छ. अनि ओपन स्पेसको पनि मैले भने मिनिमम 80 चौडाइ हुनुपर्छ, त्यहाँ 15 मिटर भन्दा कमको हुनु भने त्यहाँनिर यो युजेबल हुनु पर्यो, मिनिमम चौडाइ 15 मिटर हुनु पर्यो र मिनिमम साइज कमसेकम भलिबल अथवा फुटबल अथवा चाहिँ तपाईँको ब्याडमिन्टन खेल्न सक्ने गरेको नि यता चाहिँ 300 स्क्वायर मिटर हुनु पर्यो, तर उहाँले त्यसो नगरेको भने स्वतः रूपमा छोडिदिन्छ होइन. जिम्मेवारी उसमा भइसकेपछि बिल्डिङ कोड लागू गर्ने बिल्डिङ बाहिर लागू गर्ने भनेको नक्सा पासमा मात्रै लागू गर्ने होइन, होइन नक्सा पास पछि त्यो अनुसार बन्ने छ छैन भने हेर्ने. अब यसमा दुईवटा कुरा छ, अब डेडिकेटेड चाहिँ हाम्रो म्यान पावर यति थोरै छ, यति चाहिँ नक्साहरू आउँछ अनि उनीहरूले गर्नुपर्ने अरू पनि काम छ, डे टु डे काम गरेर भ्याउँदैन अनि गर्दाखेरि हामी भ्याउनै भ्याउँदैन. तर नभ्याउने अर्को उपाय छ, हाम्रो बाहिर त कन्सल्टेन्ट प्रोसेस छ नि, इन्जिनियरहरू काम नभएर विदेशमा गइरहेछन् होइन, त्यो नक्सा पेस गरेको नक्सा पनि डिजाइन चेक गरेको छैन हाम्रो, त्यो डिजाइन चेक गर्ने त्यो अनुसार बनेको छ छैन, हरेक क्रिटिकल स्टेज के हुन् थाहा पाउँ तोकिदिउँ, त्यसै क्रिटिकल स्टेजहरूको हेरेर त्यो कन्सल्टेन्टले दिने, अनि जुन तपाईँले नक्सा पासको लागि पैसा लिइरहेको त्यसको एक अंश उनीहरूले कन्सल्टेन्टले दियोस्, अनि कन्सल्टेन्टले पनि रङ इन्फर्मेसन दिनुसक्छ त्यो ओनरको त्यसमा इन्फ्लुएन्समा परेर, त्यसलाई चेक गर्ने अर्को मेकानिजम डेभलप गरौँ र त्यसरी कोही कन्सल्टेन्टले रङ इन्फर्मेसन दिएर रिपोर्ट दिन्छ भने उसको लाइसेन्स चाहिँ खारेज गरौँ. हाम्रो त्यो यो पेनालाइज गर्ने सिस्टम पनि साह्रै लिन भयो के, अब बालुवा निकाल्न पाइने नै भन्छ होइन, बालुवा निकाल ल्यायो ट्रकले लिएर आयो 1000 रुपियाँ जरिवाना 2000 रुपियाँ जरिवाना त्यो ट्रकै जफत होस् न, कसको हिम्मत हुन्छ. अब यहाँ चाहिँ कन्सल्टेन्टलाई यसरी दिउँ तिमीले गरेको कामको पैसा पनि दिने तर काम गल्ती गर्यो भने तिम्रो लाइसेन्सै खारेज गर्ने, यो किन हामी गर्न सक्दैनौ? त्यसो भए सरकारको एक पैसा पनि राख्नु परेन, म्यान पावर पनि भर्ना गर्नु परेन, बाहिर बसिरहेका इन्जिनियरहरूको पनि जब पायो होइन, घर बनाउने मान्छेको पनि बिल्डिङ झन् सेफ कस्टमर्सले बन्यो भन्ने कुरा इन्स्योर हुन्छ. यो सुझाव अब ढमाडम फ्लोट भइरहेछ, हामीले यो सुझाव अघि यहाँ साथीले भन्नुभयो हामीले जति भने पनि सुन्दैन. नगरपालिकामा फेरि यस्तो एउटा चक्र छ, अब यो उहाँहरू सबैले थाहा भएको कुरा, त्यो चक्रलाई नटोरिकन नहुने है. त्यो चक्रलाई तोड्नलाई पनि अब सेन्ट्रल गभर्मेन्ट र यो विभिन्न जाने निकाय, हामीले प्रोफेसनल सोसाइटीहरू, एनइए, सोना, स्क्याफ, यिनीहरू मिलेर अब तपाईँहरू पनि यो प्रेसलाई पनि हामी गुहारेछौँ, यतातिर जाउँ न होइन, यो हामी प्रेसर गरौँ न होइन. हेर्नुहोस्, यो इम्प्लिमेन्टेसन गर्ने सिलसिलामा म डिजी हुँदाखेरि मैले यो प्रक्रिया उठाइसकेको थिएँ. स्ट्रक्चरल इन्जिनियरहरूको जाने सोसाइटीसँग मैले कुरा गरेको थिएँ, पर स्क्वायर फिट कति लिने, र यो डेभलपरसँग पनि अलिक कुरा भइसकेको थियो. डेभलपरहरू पनि चाहन्छन् उनीहरू छिटो छिटो काम होस् होइन, र यो कुरा हामी कहाँ मात्र होइन अरू देशमा पनि छ. र यो प्रक्रिया अब हामी कहाँ के म छोडेर गइसकेपछि अर्को मान्छेले निरन्तर दिएको छैन, र हाई राइज बिल्डिङको पनि बाहिर म डिडिजी हुँदाखेरि नै त्यो बनाउन लगाएको थिएँ, त्यो अहिलेसम्म गभर्मेन्ट आएको छैन. त्यस कारण हामीले पुस गरिरहेछौँ, किन हामी कहाँ के छ भने कन्टिन्युटी छैन कि, एउटाले सुरु गरेको काम त्यसलाई कन्टिन्यू गरेर टुङ्गोमा पुर्याउने हाम्रो चाहिँ साह्रै कम छ. एकजना डिजी गएपछि अर्को डिजी आएपछि उसले गरेको काम टोटली छोडिदिने अथवा उसको अगेन्स्टमा हुने गरिकन गर्ने. त्यो मेरो म नगर विकास समितिमा जुन प्लान 2020 क्याबिनेटबाट अप्रुभ गराएर गभर्मेन्टको पहिलो डकुमेन्ट होला काठमाडौँ भ्यालीको लागि, सयौँ उता चाहिँ स्टडी भएकोमा एउटा अप्रुभ भएको गभर्मेन्ट आएको, त्यसको अनुसारको काम हुने भएन नगर विकास समिति म छोडेर आइसकेपछि. अब त्यो अनुसारको गर्नुपर्ने अवस्था आइसक्यो, त्यसमा अझ परिमार्जित गरेर, किनभने अब 12 वर्ष बितिसक्यो, धेरै कुरा चेन्ज भइसकेको छ, त्यसबेला प्रेडिक्ट गरेको भन्दा बढी जनसङ्ख्या आइसकेको छ, त्यो भन्दा धेरै कुराहरू परिवर्तन भएको, अब त्यसलाई परिवर्तन गरेर अगाडि लानुपर्ने अवस्था छ. हामीले योजना बनाउने भने त लङ टर्म एस्पेक्टको लागि हो, इमिडिएटली रिजल्ट हुँदैन होइन. आज हामीले यो कुरा उठायौँ, अब मैले त्यसबेला सुरु गरेको कुरालाई अहिले आएर यो स्टेजमा आयो, र म अहिले एनसेटमा छु, म सरकारी निकाय होइन, यो त एनजिओमा छु, र यो मैले विभिन्न फोरममा भनिरहेको छु. अहिले यो कुराहरू हामी फ्लोट गरिरहेछौँ, हामीले युएनडिपीलाई पनि भनिरहेछौँ, तपाईँहरूले डोनर गरेर राख्यो त्यो गभर्मेन्टलाई यो भन्नु पऱ्यो, प्रेसहरूलाई पनि अहिले तपाईँहरू मार्फत यो भनिरहेछौँ. अहिले स्कुल र हस्पिटल बिल्डिङ जुन रेसिडेन्सियल बिल्डिङ पार्टनर गरेर स्कुल बनाएको थियो त्यसलाई चाहिँ यो गर्नु दिनु भएन, यो आवाज उठाउनु पर्यो. छ छ छ 50% भन्दा बढी त्यही भएर चाहिँ हाम्रो कन्जेसन भयो, त्यो मुभमेन्ट गर्दाखेरि बच्चाहरूको पनि सेफ्टीको कुरा भएन. यो चिज चाहिँ अब उनीहरूले पैसा त नउठाएको होइन, पैसा त नभएको पनि होइन. अब यो कहाँ कहाँ इन्फोर्समेन्ट गर्ने निकाय, अब लाइसेन्स दिन्छ, यता घर बनाउने चाहिने नगरपालिकाले दिन्छ, उता पर्मिसन, त्यो प्यारामिटर नपुर्याएपछि उसको लाइसेन्स खारेज गर्ने व्यवस्था आउनु पर्यो.
मैले बुझेको छ बिना भन्ने चाहिँ अब जुन हामी तपाईँ छ स्वाधीन हुन्छ त्यो विशेष प्रयोग हुन्छ, अनि बिना कताबाट आयो भने त्यो चाहिँ दुई चल्नु सोच्छ भने विशेष नामबाट आएको हुन्छ भन्ने पनि छ. एक्ज्याक्टली यो हो भन्ने थाहा छैन तर त्यो स्वाधीन अझ तपाईँले फेरि त्यसको ऐतिहासिक कुरोबाट जुन चाहनु छ भने कि हामीहरूको निवारहरूमा अहिले आजकल स्ट्रेस छ धेरै आएको होइन, अब 1840 अगाडिको डकुमेन्टहरू त्यस्तो कोही पनि भेट्दैन, जुन अहिले जिना भन्नुभयो त्यही नै भेट्दैन, जुन जिना भनेर भन्ने त्यस्तो चाहिँ जिना नआइदिनु. अब भलपुरमा भएदेखि होइन हाम्रो पेसागर सुगन्धा होइन
त्यसमा पनि अरू थर जोडे हुँदैन जस्तो
थाहा
पायो
त्यसमा पनि
कर्म पनि छ.
जोशी भनौँ होइन श्रेष्ठ जोशी राखिन्छ श्रेष्ठ छात्र राखिन्छ
उसले त्यो बेलामा के नाटकमा भाग लिन्थ्यो नाटक नाटक बाँदर भर्किरहेको
उसले
लाखी भर्किरहेको लाखी हुन्थ्यो त्यस कारण त्यसलाई आफ्नै खाँदा हुन्छ अघि सुरुमा के भएको भने बिना छ होइन बिनाको समूहबाट उनीहरू एउटै बिना भएको एउटै फरक अनि त्यो बिना बिचमा आएर के हो त्यो भन्नु अगाडि जानुभयो भने उनीहरू अझै एउटै हालत बिना छ भएर दुईवटा मिलेपछि एउटा देवालीको मिले भनेपछि उनीहरूको पुर्खाले पूजा गरेको देवता जुन हो उनीहरू सारै जाँदा
दिवाली मनाउँछौँ त्यो जुन त्यो दिवाली के अरे त्यो बिना भन्ने कुरा चाहिँ हाम्रो सबै मिल्छ मैले बिना भन्ने चाहिँ देखा जाने कारण कति सबै यहाँकोसँग मिल्छ त्यो म पनि मानन्दर हामी सबै दिवाली कम्युनिटीको हो होइन हाम्रो एउटा एउटै टाइममा दिवाली पनि हुन्छ तर हामी सबै
त्यसलाई सबै खास त्यही चाहिँ ठ्याकेर भन्नुहोस् होइन अनुसार र अब हामी तपाईँ मानन्दर हुनुहुन्छ तपाईँहरू हुनुहुन्छ अहिले
अगाडिदेखि नै मानन्दर हुन्छ त्यो भक्तपुरको भक्तपुरको प्रश्न छैन भनेदेखि ल भन्नुहोस् ल भन्नुहोस्
हामीले केही समय अघि चाहिँ प्रफुल्ल मानसिक सन्धान समस्या गरेका छौँ होइन यही पब्लिक ठुला ठाउँहरूको प्रयोग कसरी गर्ने के गर्ने अहिले जुन भइरहेको छ त्यो कसरी हो कति अतिक्रमण भएको छ भन्ने कुरामा यो उहाँले चाहिँ के भन्नुभयो भने समय अनुसार यी ठाउँहरू प्रयोगमा आउनुपर्छ जस्तो हामीले उदाहरण दिएको चाहिँ जस्तो त्यो जमल बाटोभित्र छिर्दा एउटा पाठी छ होइन त्यो पाठी पनि त खुला ठाउँमा
पर्छ
अनि अर्को जमल के भन्छ यो असल बाटोभित्र जाँदा अर्को दुईवटा पाठीले
उहाँले त्यहाँ सजिलो इक्जाम्पल के दिनुभएको
थिएन त्यहाँ चाहिँ त्यो लुगा बेच्नेहरू त्यो व्यापारीहरू बसिरहेको छ अनि महाबौद्धतिर पनि त्यस्तो खालको छ अनि यो चाहिँ के हो भन्दाखेरि उहाँले यो समय अनुसार जस्तो सरले पनि भन्नुभयो बागमती लिङ्क रोडलाई अतिक्रमण भने पनि हुन्छ नभने पनि हुन्छ किनभने हाम्रो जनसङ्ख्या चाहिँ यसरी बढाएछ कि के त्यस्तोहरू चाहिन्छ भन्ने कुरा कता कता मिलायो तर सरले चाहिँ अब जस्तो अतिक्रमण यस्तो भइरहेछ यो चाहिँ हुँदैन भन्नेतिर गएर के हो खास अब त्यो हामीले समयअनुसार खुला ठाउँलाई पनि त्यसको प्रयोगलाई पनि अलि बढाउने अथवा त्यसलाई अलिक फरक गर्ने कि अथवा हामीले जे गर्दै आएको छौँ त्यही नै हुनुपर्छ
अब हेर्नुहोस् न तपाईँले पार्टी र सत्तालाई इन्क्लुजको कुरा ल्याउनु
भयो अतिक्रमण भन्नु हुन्न त्यसलाई समय अनुसारको म्याक्सिमम् युज हामीले गर्नुपर्छ भनेर उहाँले हाम्रो कार्यक्रममा भनिरहेको छ आजको यो कार्यक्रममा हामी दुई तिनवटा कुरामा चाहिँ त्यो अर्थले धेरै कन्फ्युज भयो कि
त्यसमा यसरी ठिक छ
कुरा पनि उहाँले समय अनुसार खाउनेको कुरा हामी यहाँ उठ्छ नि त्यो पनि समय अनुसार हो उसलाई चाहिन्छ भने उसले प्रयोग गरिरहेको
छ
आर्मीको अहिले हुनुहुन्छ प्रवक्ता
रविन्द्र छेत्री उसले हटाउने भनेको थियो नि उसलाई रिलोकेट गर्ने
बाहिर पठाउने यही कुरामा तपाईँले चाहिँ इन्क्लोज गर्यो भन्ने खालको जस्तो कुरा रहेछ भने हामीले इन्क्लोज गरेको छैन अझ हामी भएर चाहिँ यो ठाउँ संरक्षण भएको छ जहाँ आर्मीको पुलिस बस्छ त्यहाँ त त्यसको एटलिस्ट एउटा सानो प्ले ग्राउन्ड हुन्छ बास्केटबल कोर्ट हुन्छ त्यसले गर्दाखेरि चाहिँ खाली ठाउँ हुन्छ भोलि कुनै पनि विपत्ति पर्दाखेरि चाहिँ कसैले पनि युज गर्न सक्छ त्यसले गर्दाखेरि कचौ भइरहेको छ भन्ने खालको चाहिँ उहाँले कुरा गर्नुभएको
ठिक छ उहाँले आफ्नो इन्स्टिट्युसनको हिसाबले बोल्नुभयो है तर उहाँले जुन प्ले ग्राउन्डको रूपमा भयो त्यो त सीमित आर्मीको मान्छेलाई प्रयोग गर्नु पायो अरूलाई पनि प्ले गर्नु दिनुपर्छ भने मात्र मेरो भन्ने कुरा हो सही सैनिक मञ्चमा पनि कुरा मैले भने नि त्यो वर्षको चार पाँचवटा फङ्सनलाई मात्र युज गर्ने हो र त्यो उहाँले नै मेन्टेन गर्नुहोस् उहाँले नै त्यो गर्नुहोस् र इट ह्याज टु बी युज बाह्रै महिना युज गर्न पाउनु पर्यो ओपन स्पेसेसको नाताले सबैको जुन साझा सम्पत्ति हो सबैले कसले युज गर्न पाउने कुनै जात कुनै कास्ट कुनै जाने सरकारी कुनै बेसरकारी भन्ने कुरा भएन अर्को कुरा यो पाटी सतल र मन्दिरको इन्क्रोचमेन्ट हो अलिकति निड आवश्यकता भयो तर त्यहाँ के भनेदेखि त्यसको मैले अघि थर्ड स्पेस भनेर भने नि हिजो त्यो पाटीहरू भजन मण्डलीहरू बुढाहरू बस्ने हिसाब थियो अब त्यो हाम्रो चाहिँ न्युक्लियर फ्यामिली भयो त्यो बुढाबारी अब पनि अब बाहिर आएर बस्ने कुरा भएन अब त्यो कुनै गुठीले अथवा त्यहाँ कुनै व्यक्तिले त्यो कि उसैले पसल हालेको होला कि उसैले बालमा हाल्न दिएको होला होइन अब त्यो पहिलेको युजमा अलिक काम आएन मानौ अब भजन मण्डली भएन बुढापाकाले त्यहाँ गएनन् त्यो अहिलेको इन्भाइरोमेन्ट दिएन भनेदेखि त्यसलाई समुदायको हिट हुने गरिकन कसरी युज गर्ने भनेको समुदायमा छलफल हुनु पर्यो समुदाय शिक्षा पसलले हाले बेस हुन्छ यसबाट उठेको पैसा हाम्रो त्यो सरसफाइमा लगाउँ अथवा केही गर्नु लगाउँ भने त्यो पनि हेर्नु जान्छन् तर समुदाय कसैले थाहा छैन त्यो ग्रेजुअली एउटाले भाडामा दियो अथवा उसले चलायो पछि गएर त्यो भड्काएर उसले घर बनाउँछ त्यसमा मेरो भनेर धेरै उदाहरण छ त्यसो बनेको होइन यो के भने ग्रेजुअली इन्क्रोच गर्ने के यो सुकुम्बासीले पहिले जाने केही पनि नआएको आफू बस्यो चार पाँचजना इँटाले अथवा जाने केले हो बोराले घेर्यो पछि प्लास्टिकले घेर्यो पछि भित्रबाट बाल खडा गरेर ल्यायो अनि पछि छाना घरै भन्छ त्यसरी यो के भने यो औँला दिनकै हात निले जस्तै बिस्तारै यो गर्ने के फेरि हाम्रो गुठीको सतलहरू पार्टीहरू यसरी जाने व्यक्तिगत हिजो होला उहाँको बाउ बाजेले छोडेको होला यहाँ जति पनि मैले अघि भने नि नुन छरेर जग्गा त्यो हाम्रो भौचरहरू हाम्रो त्यो खुल्ला ठाउँहरू र त्यसरी नै हाम्रो कुनै न कुनै जाने पुर्खाले हाम्रै समाजका हाम्रै जाने अलिकति जाने दानी अथवा जाने समाजको लागि केही गर्नुपर्छ भनेर छोडेर गएका हुन् न अब उसको सन्तानहरू त्यसलाई यो मेरो बाजेले हालेको भनेर फेरि इन्क्रोच गर्नु पाइन्छ र भने यो हो यहाँनिरकै समस्या
भाडामा
कम्युनिटीले त्यसै छान्यो भने भने त्यो जग्गा चाहिँ कम्युनिटीको हो भने कुरा कम्युनिटीले थाहा हुनु पर्यो कम्युनिटीले आज होइन भोलि तपाईँको त्यो कम्युनिटीले के पनि गर्न सक्छ भनेदेखि अब रक्तदान गर्नु पर्यो त्यहाँ टोलमा अनि त्यो पार्टीमा रोकथाम गर्न सक्छ अथवा त्यहाँ पब्लिक नोटिसको चाहिँ त्यहाँ गर्नु पर्यो चिल्ड्रेन्सहरूको कम्पिटिसन भयो त्यो फोटो त्यो गर्न सकिन्छ त्यसलाई मल्टिपल युज गर्ने काम गर्नुहोस् पसल समय सर्टेन टाइममा पसल पनि हाल्नुहोस् तर त्यसबाट आएको रिसोर्सेस फर्स्ट यो कम्युनिटीको प्रपर्टी हुने कुरा थाहा हुनु पर्यो दोस्रो त्यसको रिसोर्सेस कसरी युज भइरहेको कम्युनिटीलाई थाहा हुनु पर्यो तेस्रो कम्युनिटीलाई चाहिएको बेलामा कम्युनिटीकै युजको लागि कुनै पनि प्रयोजन गर्न पाउने भोलि भजन मण्डलले क्रिएट भयो भने भजन मण्डल पनि गर्न पाउनु त्यहाँ
रक्तदान पनि गराउने तर एक्स्ट्रा फेरि अर्को के भइरहेको छ जस्तो एक्जाम्पलको लागि हामीले भसन्तपुरको त्यो मरुवन स्थान क्षेत्रको अगाडिको भागलाई लिन सक्छौँ अब त्यहाँनिर कम्युनिटीले त्यहाँ तरकारी पसल राख्न दिइरहेको छ पैसा कम्युनिटीले लिइरहेछ त्यहाँनिर कम्युनिटीले मन्दिर सरसफाई गर्ला तर त्यो कम्युनिटीको त्यो एक्टिभनेसले गर्दाखेरि अरू एउटा ठुलो मासलाई अप्ठ्यारो गरेको त्यहाँनिर सम्बन्धित बडीले काम गर्न नसकेको यस्तो पनि त अवस्था
हो तपाईँको प्रश्नको मैले एन्सर गर्छु अब कम्युनिटी भने त्यो वरिपरि बस्ने कम्युनिटी भनेर जुन चाहिँ अहिले बसन्तपुरको कुरा गर्नुभयो दर त्यो हाम्रो मरु गणेश अगाडिको मरु सतल अगाडिको कुरा गर्नुभयो त्यो त चाहिँ सिटीको सेन्टर हो त्यो कम्युनिटी त्यहाँ वरिपरि बस्ने दस बाह्रवटा घर र बिसवटा घर क्लबको मात्र होइन यो त सिटी सेन्टरको क्लब त हामी सहरवासी सबैको हो शहरवासी सबैलाई त्यहाँ नै अप्ठ्यारो पट गरेको पसल हालेको थियो नि, त्यहाँ पसल हाल्नै दिनु भएन। र पसल हाल्न दिनुपर्ने हो भने बिहानै सर्टेन टाइम यति बजेदेखि यति बजे, बेलुका यति बजेदेखि यति बजे, वी क्यान युज द्याट। त्यसरी हामी विदेशमा पनि धेरै ठाउँमा त्यो पब्लिक स्पेसेसहरू बिहान र बेलुका इन्टरटेनमेन्टको लागि युज गर्न दिएको छ। त्यो अब यहाँनिर बस्नुभयो, यहाँ अब त्यो सिटी सेन्टरको मेजर कम्युनिटीको जिम्मेवारी नगरपालिका हो, त्यहाँको सानो टोलको होइन, त्यहाँ क्लबको होइन, हेर्नुहोस् न यहाँ क्लबको होइन, त्यहाँ त्यहाँको क्लब अथवा त्यहाँको वरिपरि बास्नेले त्यसरी जाने राख्न पाउनु भएन। दिस इज द सिटी सेन्टर, यो त हरेक नगरपालिका काठमाडौँ महानगरपालिकाको प्रमुख दायित्व, यसको त त्यो कम्युनिटीले हेर्न सक्दैन यसलाई। यो कम्युनिटीले हेर्ने भनेको कुरा अघि मोहनजीले भित्रभित्रको चोकहरू देखाउनु भयो नि, अब इटुम बाल टे बाल त्यो त्यसको वरिपरि बस्ने कम्युनिटी त्यो हो, त्यहाँ चाहिँ अरू मान्छेहरू बाइपास हुँदैनन्। जुन जुन चाहिँ दसतिरबाट इन्टरलिङ्क भएको छ, दसतिरको मान्छेहरू त्यहाँ जम्मा हुन्छ र त्यहाँ हाम्रो मेजर कल्चरल इभेन्ट हुन्छ र त्यहाँको त्यत्रो म्यान पावरको त्यहाँनिर ट्राफिक कन्जेसनलाई हुने गरिकन त्यहाँ कुनै पनि एक्टिभिटी राख्न बस्न दिने गरिकन राखेको त त्यो त यो सुकुमवासी र बागमती बसाइ जस्तै भोट्यो, टोटल्ली यसमा केही डिफरेन्सेसै भएन। त्यही त कम्युनिटी चाहिँ टोल लेभलको कम्युनिटी हुन्छ, यता नेबरहुडको हुन्छ, यता सिटी लेभलको हुन्छ। यो यो स्पेस भनेको हाइरार्कीको स्पेस, अघि मोहनजीले बताइरहनु भएको थियो, तपाईँको सिटी लेभलको स्पेसबाट टोल तपाईँको हाम्रो बसन्तपुर दरबारबाट आएपछि इन्द्रचोकमा इन्द्रचोकको मन्दिर अगाडि चोक छ, त्यसपछि असनमा आउँछ, असनको अरू त्यो अन्नपूर्णको अगाडि चोक छ, त्यसै नर्डेली जान नर्डेलीको अगाडि होला है, अनि फेरि तुरिखेल आउँछ, त्यसरी चाहिँ हाम्रो हाइरार्की, अनि त्यसपछि चोकभित्र घरभित्र चार पाँचवटा घर अथवा दस बाह्रवटा घरको बिचमा चोक हुन्छ, यसरी यसरी चाहिँ त्यो हाइरार्की हुन्छ कि, कारण कम्युनिटी भनेर त्यसरी हेर्नु पर्यो। अब सिटीको भने सिटीको कम्युनिटी हो, सिटी अहिले होल कम्युनिटी हुन्छ,
यस्तो छ नि माथि त्यो तहत कम्युनिटीको जुन कुरा गर्नु भएको छ, त्यो तहत कम्युनिटीमा एउटा त पोटेन्सियल हुन सकेको छैन एकातिर, अर्कोतिर चाहिँ तपाईँको चाहिँ स्टेक होल्डरहरू जो चाहिँ भनौँ न सरकार मार्फत गर्ने एजेन्सीहरू छन् है, भर्खर नारायणपुरको कुरा हुन्थ्यो, सरकारले नै तपाईँको त्यहाँनिर पार्किङ पाउने भनेको कुरा ल्यायो, अथवा निजी क्षेत्र पिपिपी मोडेलमा अन्तर्गत त्यसलाई चाहिँ पार्किङ पाउने भन्ने खालको कुरा गर्यो, यसमा त तपाईँको चाहिँ सरकारले पनि तपाईँको पब्लिक स्पेसेसहरूलाई तपाईँको चाहिँ युज गरिरहेको छ, त्यो चाहिँ कमर्सियल युजको लागि, अर्कोतिर काठमाडौँ सहरभित्र पनि कुरा गर्ने भनेको नि तपाईँको चाहिँ यी जुन पब्लिक स्पेसेसहरू छन् जुन सार्वजनिक जग्गाहरू, सार्वजनिक जग्गा भए कि तपाईँको चाहिँ कम्युनिटी मिल्ने अनि त्यहाँ त्यहाँ मन्दिर बनाउनुपर्छ भनेर भएको जग्गामा मन्दिर बनाउने अनि त्यहाँ चाहिँ त्यस्ता आफ्ना चाहिँ भनौँ न एक्टिभिटिजहरूलाई सञ्चालन गर्ने गरेको पनि छ, यसमा चाहिँ पब्लिक लेभलदेखि तपाईँको टप लेभलसम्मको चाहिँ कमन मिनिमम एउटा एजेन्डा अथवा कमन मिनिमम एउटा चाहिँ भिजन
यसो छ यसो छ। हेर्नुहोस् कम्युनिटीको कुरा होस् देशकै होस्, अघि त्यहाँनिर नायनचोरकै कुरा गर्नु, पब्लिक पार्टिसिपेसन पब्लिक डिबेटमा आउनु पऱ्यो, यो त कुरा पब्लिकको चाहिँ के चाहन्छ नि त, पब्लिकले गाडी हुनेलाई त पार्किङ चाहिएको छ, त गाडी नहुनेलाई त गार्डन चाहिएको छ होइन, यहाँ सुन्नु न यहाँ सुन्नु एकछिन सुन्नु भयो न, कम्युनिटी दुई किसिमको कम्युनिटी छ नि त यहाँ, अहिले त्यो नानचोकको पार्किङको हिसाबले मात्रै विचार गर्दाखेरि एउटा चाहिँ गाडी हुनेलाई गाडी पार्किङ गर्नु परेको छ, उसलाई त पार्किङ बनाउँछ भने ऊ चाहन्छन्, तर जेनरल पब्लिक जुन चाहिँ गाडी चलाउँदैनन् उसलाई त घरमा भाडामा बसेका छन् उनीहरू बाहिर कहाँ बस्ने नेचर अलिकति चाहिएको छ उसलाई। अर्को चाहिँ हाम्रो सनातनबारी भनौँ एउटा पुरा हाम्रो चाहिँ कन्जर्भेसनिस्टहरू भनौँ, यो त ट्रेडिसनली यो गार्डन थियो, यो गार्डनै हुनुपर्छ, गार्डन हुनु र अहिले चाहिँ जेनरल मार्केट खोजेको त ओपन स्पेस गार्डनकै रूपमा प्रयोग सोच्छ त्यो त मिल्यो नि, तर अब यहाँ चाहिँ जुन चाहिँ गाडीवालाले पार्किङ छ उसले त जसले गाडी हाल्छ उसको घरभित्रै हुनु पर्यो पार्किङ, बाहिर जानलाई पार्किङ चाहिन्छ, द्याट इज अल्सो अब किनभने ठुल्ठुलो अफिस कम्प्लेक्सहरू बनाउँछ अथवा यो सुपर मार्केटहरू बनाउँछ, तिनीहरूले क्रिएट गर्नु पर्यो ओपन स्पेसेसहरू, जसले इन्भेस्टमेन्ट गर्छ जसले पैसा कमाउँछ दे मस्ट क्रिएट ल अब ठिक, त्यसको अलावा गभर्मेन्टले पनि गर्नु पर्यो, ठिक छ त्यसो गर्नु पर्यो भने माथि गार्डन गर्नुहोस् तल त्यहाँ अन्डरग्राउन्ड पार्किङ गर्नुहोस्, नगरपालिकाले त्यो पार्किङ नै चाहिन्छ भने माथि गार्डन मेन्टेन गर्नुहोस् तल पार्किङ गर्नुहोस्,
र त्यो एक्सपेन्सिभ हुन्छ, त्यो एक्सपेन्सिभ भए अनुसारको पेमेन्ट भने पार्किङ गरेर तिर्नु त लिनु सक्नु पर्यो, लिनु पाउने व्यवस्था हुनु पर्यो हजुर। होइन यो अनि पब्लिक एवार्ड मात्र भएर पुगेन, गभर्मेन्टको पोलिसी पनि यस्तो ठुलो यस्तो चिजहरू गर्नलाई पब्लिकको डिबेट गराइदिनु पर्यो के, कुन पब्लिक चाहिन्छ। अब यहाँ सरकारमा पहुँच हुने, सरकारसँग सम्बन्ध हुने गाडीवालाहरू होइन, सरकारी जसले गाडी चढ्छन् तिनीहरू, अब उनीहरूले त्यही कुरा पुऱ्याएको छन्, उनीहरूले त्यो अनुसार प्लान गर्यो, द्याट इज नो प्रब्लम। तर सरकारले अरूको पक्षको पनि कुरा बुझिदिनु पर्यो र विच इज द मोस्ट ब्यालेन्सिङ एक्ट पनि गर्नुपर्ने हुन्छ, कहिले काहीँ कम्प्रोमाइज पनि गर्नुपर्ने हुन्छ। तर जसले पनि बहुजन हितायमा जानु पर्यो, पार्किङ गर्दाखेरि बहुजन हिटायो हुन्छ त्यो गर्ने होइन, गार्डन पार्क गर्दाखेरि बहुजन हिटायो हुन्छ, बहुजन हिटायो गर्नुपर्छ। अब पार्किङ गरेको स्पेस पनि तपाईँको डिसास्टरको बेलामा युज हुन्छ, पार्किङ
पार्किङ स्पेस गर्दैन प्रभुता लिने एउटा योजना बनाएको नक्सा पनि बनिसकेको छ, त्यसको रिपोर्ट पनि छ त्यो। अनि यतापट्टि अलिक भर्खर चाहिँ रोयल नेपाल आर्मीले पहिलो हिस्ट्रीदेखि इन्क्लुज गर्दै आएको कुरा हो, अब 10-15 वर्ष अगाडि उसले पार्टी ब्यालेन्स बनाएको,
पार्टी ब्यालेन्स
त्यसको लागि सर्वसाधारण त मुद्दा पनि पर्याप्त हुन्छ। अब पार्टी ब्यालेन्स बनायो सार्वजनिक
प्रयोजनको
लागि हो कि विशेष वर्गहरूको लागि
हो, त्यहाँबाट
आएको मुनाफा
चाहिँ
सेनाले प्रयोग गर्छ कि जनताले प्रयोग अर्कोतिर चाहिँ अब नगरपालिकाको पिपिसी भन्ने चिजहरूबाट अहिले एकदम लिखाएको पोसो काट्ने काम
भइरहेको छ,
कसोवट ब्रिजहरू बनाइरहेका छ, त्यसको अफरमा मान्छे तिर्न सकेसम्म पसल काटिरहेको छ, त्यसको सरसफाइ छोडिदिनु, त्यो कसरी पिपिसी हुन्छ, त्यो लिखाएको पोसो काट्ने त्यो त्यसबाट चाहिँ हाम्रो नगरपालिकाको कर्मचारी पालिएर बसेका छन् भनेपछि नबसुन्छ त्यस्तो म त्यो भन्नु होइन। अब जहाँहरू त्यहाँ हुनुहुन्छ मैले त्यो कस्तो छ भनेको कारण छ नि, अलिकति त हामी त्यो सोचिराखेकै हो, देखिराखेको हो, तपाईँहरू भुलिराखेकै हो, त्यहाँ हिँड्ने बेलामा जहिले पनि गाह्रो हुन्छ, एकजना पर्यटन त्यहाँ उठ्दो जुस काम थाले पनि त्यहाँ आफ्नो जाना गाह्रो गरिरहेको छ होइन, हस्पिटलहरू त्यस्तै छ, सबै ठाउँ त्यस्तै किसिमको किन गर्नु पऱ्यो, त्यो कसरी कम्युनिटी हुन्छ, कसरी कम्युनिटी पार्टिसिपेट गरेर डिसाइड गरेर त्यस्तो किसिमको जाने आइडिया होइन, हामीहरूको त्यस्तो किसिमको समस्याहरू यता त्यो छ नगरपालिका छ। तपाईँले त्यो ओटुतिर अहिले जानुभयो, नगरबाट ओटुतिर आउनुभयो भने त्यहाँ हरेक त्यो पार्टीहरू जम्मै पसलले छोपिदिएका छन्, हरेक चोकहरू पसलले जोडेर जानुभयो भने एउटा चोकबाट अर्को चोकहरू अर्को जानुभयो भने त्यहाँ सबै लुगाफाटाहरू चाहिँ अनेक किसिमको सामानहरू भइरहेको होइन, कम्युनिटी स्वेच कति मैले कम्युनिटीले के डिसाइड गर्छ भनेर मात्रै पनि यहाँ सोल्युसन आउला, किनभने कम्युनिटी यहाँ अस्तित्वै छ, यहाँ व्यक्तिको सम्पत्तिको अस्तित्व छ। हाम्रो यो प्रजातन्त्रवादी संस्थामा के हुन्छ भने व्यक्तिगत सम्पत्ति सबैले ठुलो सुरक्षा गर्नु पर्ने हुन्छ, कसैले लड्नै सक्ने हुन्छ। अब कति चोक चोक चोकहरू चाहिँ अब कसको सम्पत्ति हो भन्ने कुरा पनि लेखोस् छ, गतिको त्यसको चाहिँ मतदान त्यसको पनि चाहिँ त्यसो भए त्यस्तै कानुनी आधारहरू पनि कति ठाउँहरूमा सुकिरहेका छन् होला भन्ने लाग्छ। अब फेरि म चाहिँ अर्को एउटा कुरा हातले पर्दाखेरि बुझाउने कुरा गर्छु भने हाम्रो विद्यार्थीहरूलाई एकचोटि ओपन स्पेस पनि भक्तपुरमा भएको ओपन स्पेसहरूको जाने रेकर्ड गर्नुपर्छ भनेर चाहिँ हामीले त्यसको मिन्यापिन गर्नुपर्ने काम गर्नलाई हामीले गराएको छ त्यसको कुरा र एक हप्तामा उनीहरू गर्छ। त्यो नगरपालिकामा त डकुमेन्ट छैन, नगरपालिकामा छैन भनेको मतलब
भइरहेको थियो र नगरपालिका कुनै पनि कर्मचारीलाई उनीहरू सर्भेलेन्स गर्नै सक्छ किनभने त्यो गर्नको लागि त उसको आँखा अगाडिसम्म त्यो चित्र हो नगरपालिकाको त्यो एकजना आउँछ अध्यक्षबाट आउँछ त्यसलाई कसरी थाहा हुन्छ होइन अर्को वडा भएको अर्को कुनामा ठुलो कन्दना भइरहेको ऊ पनि त्यस कसरी थाहा हुन्छ अगाडिको पनि थाहा हुन्छ त्यसरी हामीसँग त्यो उनी हतियारै छैन ओपन स्टेटको सार्वजनिक हतियारै छ भने अब हामीले रेकर्ड डकुमेन्टेसन गर्नै छैन त्यो रेकर्ड डकुमेन्टेसन गर्नको लागि हामी मालपोतबाट एकदम अधिकार सम्पन्न एउटा बडी खडा गरेपछि मात्रै त्यो ओपन स्पेसको रेकर्ड खडा हुन्छ त्यो मालपोतको खाताभित्र त्यो पढिरहेका छन् होइन त्यस कारण त्यो एउटा काम अत्यन्त जरुरी छ यदि हामी त्यसको चाहिँ सेफगार्ड गर्न चाहन्छौँ र त्यसलाई अगाडि बढाउन चाहन्छौँ धेरै ह्यान्डी हुन्छ त्यो डाटा एकदम ह्यान्डी हुन्छ त्यस कारण त्यो काम हामीले कसरी गर्ने हो है अनि यस्तै प्रसङ्गमा काठमाडौँ नगरपालिकासँग सम्बन्ध हुने कुरो माइतीहरूको तिन कुनै जुन भएका जस्तै मण्डल बन्यो त्यो मण्डल बन्नु प्रोसेसलाई हामीले अध्ययन गरौँ भनेर त्यसमा पनि हामीले अनुभव गरेको छौँ अनि काठमाडौँ नगरपालिकाबाट अब त्यस सम्बन्धी भएका मिटिङ छलफल निर्णय होइन त्यो सबै चिजहरू र काठमाडौँ नगरपालिकाको चाहिँ अब विभिन्न वार्षिक प्रतिवेदन योजनाहरूमा त्यो चिजहरू कसरी मेन्सन भएको थियो भनेर हामीले खोजौँ जाँदाखेरि चाहिँ वार्षिक प्रतिवेदनको एउटा भोलुम भेट्नु गाह्रो अब 70-80 वर्ष भइसक्यो काठमाडौँ नगरपालिका चाहिँ भएको होइन मलाई त ठिकै थाहा छैन तर विद्यार्थीहरूबाट व्यापक गुनासो यो अहिले वार्षिक प्रतिवेदनको लाइब्रेरी नै छैन एउटा नगरपालिका कसरी नगरपालिका हुन सक्छ जब जबसम्म वार्षिक प्रतिवेदन हुँदैन अथवा उसँग त्यो 2-3 वर्षको नगरपालिका कुनै योजना त्यो भरे त्यो लागु हुनु पर्दैन लागु हुनु पर्दैन तर कमसे कम विचार गरे यो गर्ने भनेर हुनु पर्यो अथवा यो वर्ष यदि बजेटमा यदि काम गरियो भनेर त्यसलाई अलिकति विस्तृत विवरणहरू थोरै हदसम्म होला होइन तर त्यो रिपोर्ट पनि पाउन सकियो धेरै पनि बुझ्नु भयो अब हामीले भन्नु त जरुरी हामीलाई थाहा छ होइन कतिपय कुराहरू त्यहाँ अब अन्य ठाउँमा हुन्छ त्यहाँ नबुझाउनु हुन्छ तर यो एकदमै ठुलो गुनासो छ
र अर्को कुरा उहाँले भनेको जुन माइती घरकै कुरामा आयो होइन नगरपालिका होस् जसकै होस् हामीले संरक्षण गर्दाखेरि मिनिमम खर्चमा सहीसँग मेन्टेन गर्न सक्ने इन्भेस्ट गर्नु पऱ्यो कि अब त्यहाँ ढुङ्गे धाराहरू पानी नआउने ढुङ्गे धारा के मतलब हो है पोखरी जस्तो पानी गऱ्यो त्यहाँ पानी कहिले हुँदैन भने त्यो खर्च लाग्यो अब त्यो त्यस्तो किसिमको गर्नु भएन मैले त्यहाँ मन्त्रालय नआओस् भने होइन तर मेन्टेन गरिरहनु पऱ्यो कि हामी सालिक हाल्ने सालिक कवाले त्यो चाहिँ फोहोर पारे पनि केही मतलब छैन ढोले सबै पनि छैन त्यो सालिक खाएपछि कमसेकम डेली सालिक चाहिँ सफा भएको हेर्न लायक हुनु पऱ्यो वरिपरि सराउने भन्नु पऱ्यो त्यस्तै पार्क रेकर्ड बनाइदियो अब त्यो बनाएको चिजहरू युज पनि हुनु पऱ्यो कि अब युज हुने तरिकाले बनाउनु पऱ्यो त्यत्रो इन्भेस्टमेन्ट गर्यो अब मेन्टेन भएन भन्ने त त्यस कारण हामीले घर तपाईँ हामी आफै पनि घर बनाउँदाखेरि हामी नेपालीको चाहना के छ साथै हामी गरिब भएर होला हामी जहिले पनि ठुलो खोज्छौँ थोरै भएर पनि ठुलो बनाउँछौँ अनि आफूलाई नै चिन्ता जहिले पनि कहिले सम्पन्न गर्ने चाहिँ सानो बनाउने आफूलाई चाहिने जति बनाउने बरु रेगुलर मेन्टेन गर्ने कम्फोर्टेबल हुने वातावरण तपाईँ क्रिएट गर्नुहोस् आफू फङ्सनल बनाउनुहोस् कम्फोर्टेबल बनाउनुहोस् र मिनिमम आफूले अब हिजो जस्तो चाहिँ अब घरमा नोकर पाल्न पनि सकिँदैन अब आउनै आउँदैन आफैले सफा गर्नुपर्ने हुने अवस्था आइसक्यो त्यस कारण चिट्टीको सानो बनाउने चाहिने जति बनाउने चाहिने भने बढी नहुने हामी त्यो भाल खाने हिसाबले होला के गर्ने होला आफूलाई चाहिन्छ एक तला चार तला बनाउँछौँ अनि कहिले सम्पन्न गर्न सके हुँदैन जहिले पनि त्यो टेन्सन टेन्सन त्यस्तै अब ओपन स्पेसहरूमा पनि नगरपालिकामा पैसा छैन अब त्यसबाट चारवटा ओपन स्पेस जस्ट लोन मात्रै बनाएर त्यो प्रोटेक्सन गर्ने जिम्मेवार दिएको भए हुन सक्थ्यो होला नि त्यो मन्दलाको खर्च ढुङ्गे डाँडाको खर्च चैतेको खर्च चैते पनि होस् केही छैन चैतेमा त त्यति मेन्टेन गर्नु परेन त्यो ढुङ्गे डाँडा र त्यो पोखरी बनाएकोमा मलाई चाहिँ जुन चाहिँ पानी हामी राख्न सक्दैन जुन डाँडा बज्दैन त्यो केही त्यो भएन किनभने त्यो देखाउनै छ भने हाम्रो भइरहेको अर्को ढुङ्गे डाँडाले संरक्षण गरौँ
अब सर
अब यो चाहिँ के जफैले सबैको आफ्नो आफ्नो ठट हुन्छन् सबैले आफ्नो आफ्नो काम देखाउने उपाय हुन्छन् तर जेनरल पर्पज पब्लिक हिट हुने कामलाई हामीले बढाउनु पर्यो पब्लिक हित काम गर्दाखेरि इजिली मेन्टेन गर्न सकिने कम खर्चमा मेन्टेन गर्न सकिने निजी घर बनाओस् पब्लिक बिल्डिङ बनाओस् ओपन स्पेसेस बनाओस् जे बनाए पनि कम खर्चमा मिनिमम मेन्टेनेन्स खर्चमा यसलाई मेन्टेन गर्न सक्ने वातावरण बनाउनु पर्छ।
अहिले अब हाम्रो सरहरूलाई आजको तर्फबाट म धन्यवाद दिन चाहन्छु। अब यो ओपन स्पेसको विषयमा र हामी मिडियामा काम गर्ने भइसकेपछि यो हाम्रो यो बारेमा जनमत क्रिएट गर्ने संरक्षणको लागि जनमत क्रिएट गर्ने हाम्रो जिम्मेवारी कुरा हो यो र कहाँ कहाँ इन्क्रोचमेन्ट भएको छ त्यसको वाच डग भएर पिपुललाई एवेर गर्ने र जानकारी दिने र सूचनाको मार्फत चाहिँ पोलिसी मेकरहरूलाई घचघचाउने काम हाम्रो हो। त्यसै कारणले गर्दाखेरि अब भोलिको दिनमा पनि तपाईँहरूले सरहरूसँग चाहिँ बढी गहन छलफल गरेर यसको संरक्षणको लागि यसको महत्वको बारेमा पिपुललाई बुझाउन सक्नुहुन्छ र अहिले केही बाँकी रहेको क्वेरीजहरू हामी खाना खाँदै पनि कुरा गर्न सक्छौँ। अब टाइम भइसक्यो र सबै पार्टिसिपेन्टलाई आजको तर्फबाट म धन्यवाद दिन्छु विशेष गरी सरहरूलाई रिसर्च पर्सनहरूलाई धन्यवाद दिन चाहन्छु। अब यसलाई यतिकै टुङ्गाउँ अब र आउने दिनमा यसलाई निरन्तर रूपमा अगाडि बढाउँ र पत्रकारमा लेखिसकेपछि एकदम इफेक्ट चाहिँ एकदमै बढी हुन्छ। जस्तो मेरो घर छेउमा एउटा यस्तै एक रोपनीको जग्गा थियो एकजना मान्छेले इन्क्रोचमेन्ट गरेछ यहाँ हाम्रो रेडियो सगरमाथामा चाहिँ त्यो इन्सेटले को विज्ञापन सुनेर रेडियो समाचार यस्तो एकदम गफ भइरहेको छ यो विषयमा छलफल भइरहेको छ र त्यहाँको मान्छेहरूले नापीमा गएर चार नम्बर गएको छ कि कति महिना गएर कार्टुन लगाएर अहिले त्यो पुरा उ गरेको छ त्यो हुन्छ त्यो लेखेपछि हुन्छ गरेपछि अब हामी गर्दै नगरे नगरे चाहिँ हाम्रो